بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار اعوذ بالله من الشيطان الرجيم الحمد لله الذي هدانا لهذا والصلاه والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي اما بعد تمام تعریفیں اس اللہ عز وجل کے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے ہیں. انشاءاللہ عزیز اس مختصر سے وقت میں جس طرح سے پچھلے جو ہے درس میں ہم نے مسجد نبوی یا مدینہ منورہ اس کی فضیلت, پھر مسجد نبوی اس کی فضیلت یہ ہم نے دیکھی تھی, اور نبی اکرم صلی اللہ علیہ وسلم کی اہل مدینہ کے لیے دعا, انصار کا آپ کے لیے قربانی دینا, اور بہرحال بہت ساری باتیں ہم نے اس کی فضائل اور اس کے تعلق سے دیکھی تھی. پھر ہم نے یہ بھی جانا تھا کہ مسجد نبوی ان تین مقامات میں سے, تین ایسی جگہوں میں سے ہے جن کی زیارت کی نیت سے انسان جا سکتا ہے, اور ظاہر سی بات ہے جب زیارت کی نیت سے جا سکتا ہے تو مطلب یہ عمل باعث اجر باعث ثواب بھی ہے. مسجد حرام جو مکہ میں ہے, مسجد اقصی جو بیت المقدس یا جو ہے فلسطین میں ہے, اور تیسرا مدینہ میں جو ہے مسجد نبوی. یہ تین ایسے مقامات ہیں جس کی زیارت کی نیت سے ہم جا سکتے ہیں, اور جس کی زیارت کی نیت سے جانا باعث اجر و ثواب ہے. اس کے علاوہ دنیا میں یاد رکھیے اور ایسا کوئی مقام نہیں ہے جس کی زیارت کے لیے ہم جا سکتے ہیں, جس کی زیارت کے لیے تیاری کی جا سکتی ہے, جس کی زیارت کے لیے خواہش رکھی جا سکتی ہے. یہ تین ایسے مقام ہیں جن کی زیارت کی ہم خواہش بھی رکھیں گے اور اس کی تیاری بھی کر سکتے ہیں, اور اللہ نے استطاعت طاقت دی تو جا بھی سکتے ہیں. بہرحال یہ ہم نے باتیں دیکھی تھی, اور پھر جو غلط عقائد لوگوں نے اس کے تعلق سے رکھے میں نے کچھ اس کا رد بھی آپ کے سامنے رکھنے کی کوشش کیا تھا. اور بالخصوص نبی اکرم صلی اللہ علیہ وسلم کی مسجد یا مسجد نبوی کی زیارت یاد رکھیے, یہ ایک عبادت ہے, یہ ایک اچھا عمل ہے, یہ باعث اجر و ثواب ہے, اس میں نماز کی بڑی فضیلت ہے, لیکن یہ نہ تو حج کا کوئی رکن ہے اور نہ ہی یہ عمرے کا کوئی رکن ہے, اس لیے کہ وہ ایک مستقل عبادت ہے حج اور عمرہ. اور لوگوں کو غلط فہمی ہوتی ہے جب حج اور عمرے کے لیے جاتے ہیں کہ اگر مسجد نبوی کی زیارت نہ ہو تو پھر کیا فائدہ جا کر. تو یاد رکھیے مسجد نبوی اس میں نہ رکن ہے, نہ اس کا کوئی حصہ ہے, نہ اس کی کوئی شرائط سے ہے. ٹھیک, یہ الگ بات ہے کہ جب اتنا لمبا سفر کر کے انسان جاتا ہے اور اگر سہولت ہو آسانیاں ہوں تو وہاں بھی چلا جائے, لیکن سہولت نہ ہو آسانیاں نہ بھی ہو تو اپنا عمرہ اور حج تو کر لے. ورنہ بہت سارے لوگ اس غلط فہمی سے حج نہیں کرتے کہ 8 دن کی چھٹی ہے یا 5 دن یا 7 دن کی چھٹی ہے اور مسجد نبوی جانے کو نہیں ملے گا تو کیا فائدہ پھر حج کر کے. یہ غلط فہمی یاد رکھیے, یہ حج کا کوئی رکن یا کوئی حصہ نہیں ہے, لیکن بہرحال یہ ایک ایسی جگہ ہے جہاں ہم ثواب کی نیت سے بہرحال جا سکتے ہیں, اس کے لیے تیاری کر سکتے ہیں, اس کے لیے ارادہ بھی کر سکتے ہیں. اس کے علاوہ ایسا کوئی مقام اور کوئی جگہ یاد رکھیے نہیں ہے. اسی طرح مسجد نبوی کی خاص فضیلت جو ہم نے دیکھی تھی وہ یہ ہے کہ اس میں ریاض الجنہ ایک علاقہ ہے جو آپ صلی اللہ علیہ وسلم کے گھر سے لے کر آپ کی منبر کے بیچ میں تھا, اور یہ جنت کی کیاریوں میں سے کیاری ہے, اور یہ فضیلت صرف اس مسجد کو حاصل ہے. یاد رکھیں مسجد نبوی کو ایک بہت خاص فضیلت ہے جو کسی مسجد کو دنیا کی حاصل نہیں, اور وہ یہ ہے کہ اس مسجد کے اندر ایک حصہ ہے جو جنت کی کیاریوں میں سے کیاری, ریاض الجنہ, ریاض مطلب حصہ ٹکڑا ہے اس کا, ایک کیاری ہے. ٹھیک ہے, تو بہرحال یہ اس کی خصوصیت ہے, تو جو کوئی وہاں جائے زیارت کے لیے تو بہرحال کوشش کرے کہ وہاں ضرور جو ہے وہ زیارت کے لیے جائے تو وہاں نماز ضرور پڑھے. بہرحال اب مسجد نبوی کی زیارت جب ہم کریں گے تو اس کے کیا آداب ہوں گے, اور آپ صلی اللہ علیہ وسلم کے روضے جب خبر پہ جائیں گے تو اس کے کیا آداب ہوں گے, انشاءاللہ عزیز وہ چند باتیں بھی آپ کے سامنے رکھنے کی کوشش کروں گا, اور کچھ غلط فہمیاں جو اس تعلق سے ہیں انشاءاللہ اس کا ازالہ بھی آپ کے سامنے اسی اس کے ساتھ رکھتا چلوں گا. آئیے سب سے پہلے مسجد نبوی جانا یاد رکھیے باعث عبادت ہے, اس لیے کہ یہ تین ان مقامات میں سے جن کا سفر کیا جا سکتا ہے, اور جب شریعت نے اس کے سفر کی اجازت دی تو شریعت جب بھی کسی چیز کی اجازت دیتی ہے تو کرنے کا ثواب دیتی ہے, اور جب بھی کسی چیز سے رکتی ہے رکنے کا بھی اجر دیتی ہے. تو جب یہ اجازت دی کہ اس کی زیارت کی جا سکتی سفر کیا جا سکتا ہے تو پتہ یہ چلا کہ پھر اس کا سفر کرنا باعث اجر اور ثواب ہے. تو ہم اس نیت سے, اور ظاہر سی بات ہے کسی بھی ایسا عمل جو باعث اجر اور ثواب ہوتا ہے, اور وہ ہر عمل جو باعث اجر ہے وہ عبادت ہے, تو ہر عبادت سے پہلے نیت ہونا چاہیے. تو ہم بھی جب مسجد نبوی کی زیارت کریں تو دل میں نیت رکھیں کہ اللہ تیرے جو ہے رسول صلی اللہ علیہ وسلم کی مسجد کی زیارت کر رہا ہوں, ٹھیک, اور چونکہ تیرے دین نے اس کی اجازت دی اس لیے میں یہ عمل کر رہا ہوں, تو اس عبادت کا مجھے اجر تو دے, ٹھیک. تو یہ اس میں نیت رکھنی چاہیے, اس لیے کہ ہر عبادت سے پہلے نیت رکھنی چاہیے. یاد رکھیے کیوں آپ کر رہے ہیں, اس لیے کہ اس کی بنیاد پر ہی پورے اعمال کا دار و مدار ہوتا ہے. تو ایک اچھی نیت آپ رکھیں, اس نیت کے ساتھ جو ہے پھر آپ وہاں سے نکلیں, ٹھیک. تو یہ اللہ عبادت کی نیت ہوں گی, یہ مسجد نبوی کی زیارت کی نیت ہوں گی, اور آپ صلی اللہ علیہ وسلم کی خبر مبارک پر جا کر آپ جو ہے آپ پر سلام بھیجیں گے. یاد رکھیے اس نیت سے آپ جو ہے اس کے لیے جائیں گے, اس لیے کہ اللہ نے یہاں بہت خیر برکت اس مسجد کی زیارت کو باعث عبادت, اس کی نمازوں کو ہزار نمازوں سے افضل ہماری جو عام مسجدوں میں ہوتی بنایا. تو بہرحال بہت سارے اس کے فضائل ہے, اس نیت سے آپ جائیں, ٹھیک. جب آپ مسجد نبوی پہنچ جائے تو جب داخل ہو تو وہی تمام دعائیں جو دعا آپ مسجد میں داخل ہوتے وقت پڑھتے ہیں یہاں بھی آپ پڑھیں. اللہم افتح لی, اللہم افتح لی ابواب رحمتک, اللہ میرے لیے رحمت کے دروازے کھول دے. جو دعائیں عام مسجدوں میں جانے اور آنے کی ہوتی اس مسجد کی بھی دعائیں کچھ اس سے ہٹ کر اور خاص نہیں ہیں. آپ یہاں بھی جب داخل ہوں گے تو جب اندر داخل ہوں گے تو یہی دعا پڑھیں گے. اس کے بعد یہ دعا پڑھ کے جب آپ مسجد نبوی میں داخل ہو گئے تو آپ کوشش کریں کہ آپ ریاض الجنہ جائیں, اس علاقے میں جائیں جو جنت کی کیاری ہے, اور آج کے دور میں وہ مخصوص رنگ سے رنگی ہوئی ہے جس کو سفید رنگ سے انہوں نے الگ کیا ہے, جس کا فرش بھی مختلف ہے, اور جس کے آس پاس کے جو کالمس ہیں جس ستون ہیں وہ ستون بھی تھوڑے مختلف رنگ کے ہیں, جس سے آپ پہچان لیں گے کہ یہ علاقہ وہ علاقہ ہے جو آپ صلی اللہ علیہ وسلم کے اس زمانے میں جہاں ممبر تھا اور آپ کا اصل گھر اس کے بیچ کا حصہ ہے. تو آپ وہاں جائیں گے اس جگہ اور اطمینان کے ساتھ وہاں دو رکعت نماز پڑھی, ٹھیک, اس لیے کہ وہ جنت کے جو ہے کیاریوں میں سے کیاری ہے. تو وہاں آپ جائیں گے دو رکعت آپ نفل ادا کیجیے, یا ہو سکے اور موقع ملے تو فرض نماز کو بھی اگر ہو جائے تو اسی جگہ آپ نماز پڑھی. لیکن بہرحال اس کے لیے جو چیز کا خیال اور جو جس چیز کا لحاظ ہر بار رکھا جائے گا وہ یہ ہے کہ یہ تمام اعمال سنت ہے اور کسی مومن کو ایذا پہنچانا حرام ہے, ورنہ ایسا نہ ہو کہ وہاں جانے کے لیے اس جگہ نماز پڑھنے کے لیے اور وہاں کھڑے رہنے کے لیے آپ لوگوں کو ایذا دیں, تکلیف دے, ان کے جسموں پہ سے چلتے ہوئے جائے, دھکا دے, ان کو مارے, اس طرح کوئی عمل نہیں ہونا چاہیے. چاہے پھر معاملہ یہاں کا ہو چاہے معاملہ مسجد حرام کے کسی علاقے کا, بالخصوص جب انسان سنگ اسود کو بوسہ دینا چاہتا ہے یا حاتم میں نماز پڑھنا چاہتا ہے جو کہ کعبے کا ایک حصہ ہے, تو بڑے جھگڑے اور فتنے اور فساد وہاں ہوتے ہیں, بلکہ مار لگتے ہیں لوگوں کو, بے ہوش ہو جاتے ہیں, گر جاتے ہیں, یہ سب نہیں. اس لیے کہ وہ سب عمل سنت یا ایسا عمل ہے جو مستحب ہے, بہت اجر اور ثواب کا باعث ہے لیکن فرض نہیں ہے, اور مومن کو ایذا دینا تکلیف پہنچانا حرام ہے. یاد رکھی تو ایک سنت کے لیے میں ایک حرام کام نہیں کر سکتا ہوں, یا ایک سنت کرنے کے لیے کہیں حرام کام کرتے وہاں تک میں نہیں جا سکتا ہوں. یاد رکھے ٹھیک ہے. تو لہٰذا ہم کوشش کریں کہ یہاں بھی اطمینان سے جائے, اطمینان کے ساتھ نماز پڑھے, موقع ملے جگہ ہے تو وہیں بیٹھے رہے تاکہ فرض نماز بھی اگر کوئی ہو اس وقت تو پڑھ لے, فرض نماز کا کوئی وقت نہ ہو تو بہرحال اپنی دو رکعت نفل پڑھے. اس کے بعد نبی اکرم صلی اللہ علیہ وسلم کے روضے کی طرف, آپ کی مزار کی طرف, آپ کی قبر کی طرف انسان جائے. اب جب نبی اکرم صلی اللہ علیہ وسلم کی قبر کے اوپر جائے تو آپ صلی اللہ علیہ وسلم پر درود بھیجیں اور آپ کو سلام کریں, اور نبی اکرم صلی اللہ علیہ وسلم کو جب سلام کریں گے تو بہرحال جو درود کا جو سب سے چھوٹا حصہ ہے, اور یہ درود بہت سارے صحابہ اور تابعین سے ثابت ہے کہ وہ لوگ جب نبی اکرم صلی اللہ علیہ وسلم کی قبر پر جاتے تو اس کو پڑھتے, الصلاۃ والسلام علی رسول اللہ. یاد رکھیں یہ درود وہاں آپ پڑھ سکتے ہیں, یا الصلاۃ والسلام علیک یا رسول اللہ, یہ درود کو آپ وہاں جو ہے پڑھ سکتے, بلکہ وہاں لکھا ہوا بھی ہوتا یہی درود الصلاۃ والسلام علیک یا رسول اللہ, ٹھیک. تو یہ درود آپ پڑھیں گے. عمر عبداللہ ابن عمر رضی اللہ عنہ سے جو عمل ثابت تھا, جب آپ مسجد نبوی کی زیارت کو جاتے اور آپ صلی اللہ علیہ وسلم کی خبر پر جاتے تو آپ یہ پڑھتے, الصلاۃ والسلام علیک یا رسول اللہ یا ابو بکر یا ابتی, کہ اے سلامتی ہو اللہ کے رسول صلی اللہ علیہ وسلم باپ پر, ابو بکر آپ پر, اور اے میرے والد, ان کے والد بھی چونکہ ساتھ میں دفن تھے تو آپ کے والد پر, یا ابتی اپنے والد کو کرتے ہیں. تو ہم بھی اگر اس روایت کو لے لیں تو ہم یوں کہہ سکتے ہیں, الصلاۃ والسلام علیک یا رسول اللہ یا ابو بکر یا عمر, ٹھیک, یا ابو بکر الصدیق یا عمر ابن خطاب, بہرحال جو بھی ہے, لیکن ہم اس طرح سے سلام اور خطاب ان سے کریں گے. یاد رکھیں یہ اس کا ادب ہے, ٹھیک. جب آپ یہ عمل کر چکے کہ آپ مسجد نبوی میں پہنچے, وہاں دو رکعت نماز ہو گئی آپ کے ریاض الجنہ میں, نبی اکرم صلی اللہ علیہ وسلم کی اپنے مزار پر جو ہے آپ نے درود و سلام بھیج دیا, ابوبکر صدیق اور عمر ابن خطاب صاحبین پر بھی آپ نے سلام بھیج دیا, ٹھیک ہے. اب چونکہ یہ زیارت ہو گئی, یاد رکھیں مسجد نبوی کی, ٹھیک. تو اس کے بعد یاد رکھیے چونکہ ہر عبادت को इंसान वसीला बना सकता है, अपने हर नेक अमल को वसीला बना सकता है इंसान किसी अल्लाह से दुआ के लिए, तो आप इस अमल को भी वसीला बना सकते हैं अल्लाह से दुआ के लिए। चूँकि ये भी इबादत था नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की, मैं उनके वसीले से और वो बात नहीं कर रहा हूँ, मैं ये बात कर रहा हूँ कि जब भी इंसान कोई इबादत करे तो उस इबादत को वसीला बना सकता है, हर नेक काम को वसीला बनाया जा सकता है। इसकी दलील ये है कि कुरान में अल्लाह रब्बुल इज्जत फरमाता है इब्राहिम अलैहिस्सलाम के ताल्लुक से और इस्माइल अलैहिस्सलाम के ताल्लुक से, और फरमाता है कि जब वो दोनों काबे की तामीर करते तो कहते रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम, अल्लाह हमसे इस अमल को कबूल कर। ठीक, तो गोया ये दोनों एक तरह से इस अमल की कबूलियत की और एक दुआ कर रहे हैं कि एक नेक काम कर रहे हैं, अल्लाह के घर की तामीर कर रहे हैं और अल्लाह से दुआ कर रहे हैं। तो यहाँ भी आपने मस्जिद नबी की ज़ियारत की इस नीयत से कि इसकी ज़ियारत बाएँ से इबादत है, अजर और सवाब है, तो फिर इसके बाद आप जो अल्लाह रब्बुल इज़्ज़त से दुआ कर सकते हैं। इसलिए कि हर इबादत को, हर इबादत यहाँ ख़ास नहीं है, हर इबादत, चाहे आप हरम में जाए, चाहे मस्जिद नबी जाए, चाहे मस्जिद अक्सा जाए, चाहे कोई नेक काम आप हिंदुस्तान में क्यों नहीं करते हैं, नहीं अपने नेक कामों को हम वसीला बना सकते हैं अल्लाह से दुआ के लिए, या अपने मुश्किलात में भी इसको बहरहाल वसीला बनाया जा सकता है। बहरहाल तो आप ये भी कर सकते हैं, जब आपने सलाम भेज दिया इन दोनों इन तीनों पर तो आप ये भी कर सकते हैं। और जो आप सल्लल्लाहु अलैहि वसल्लम की जो है, आप सल्लल्लाहु अलैहि वसल्लम की जो मज़ार है, आप सल्लल्लाहु अलैहि वसल्लम की मज़ार उस जगह है जहाँ आपका हुजरा था, याद रखिए माई आयशा रज़ी अल्लाह अन्हा के घर में आपका इंतकाल हुआ था, तो वो उसी जगह है। और उसके बाजू अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हा की मज़ार है, और उसके बाजू उमर इब्न खत्ताब रज़ी अल्लाह अन्हा की मज़ार। तो गोया आप जब वहाँ जाएंगे तो तीन मज़ारें उसके अंदर हैं, तीन लोगों की मज़ारें हैं वो। बहरहाल आप तो दिखता नहीं अंदर क्या है और अंधेरा भी होता है, बहरहाल तीन उसके अंदर मज़ारें हैं याद रखिए, और पक्की मज़ारें नहीं है। बहुत से लोग आजकल इंटरनेट पर फोटो देखते होंगे एक बेहतरीन खूबसूरत पक्की मज़ार, उस पर चादर चढ़ी हुई, पता नहीं क्या क्या चढ़ावा, नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम का जो रोज़ा जो मज़ार है वहाँ, वो बस बमुश्किल एक बालिश, जो कि सुन्नत था, किसी भी मज़ार को एक बालिश से ऊँचा नहीं कर सकते आप, तो उतनी है। और साहिबैन की मतलब अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु उमर इब्न खत्ताब की मज़ारें उतनी हैं, और मिट्टी की है याद रखिए, बिल्कुल सादी है, उस पर कोई कंस्ट्रक्शन नहीं, मतलब अंदर मज़ार की हद तक, ऊपर बना हुआ अलग बात है तामीरात, बहरहाल। और आजकल तो उन्होंने बंद भी कर दिया, और ना ही किसी को उन जालियों को हाथ लगाने देते हैं ना कोई, इसलिए कि शिर्क बिदत और खुराफात करने वालों ने इतना बुरा हाल कर दिया उसका कि खुद उसको एक सनम, उसको एक इबादत गाह, उसको एक बुत बना दिया था। तो लिहाजा हुकूमत को रोकना पड़ा लोगों को इस चीज़ के लिए कि ऐसी हरकतें ना करें। तो बिलखसूस जब हम आज के दौर में ज़ियारत को जाएंगे तो जिस आसानी से मैंने बता दिया मस्जिद में दाखिल हुए, दो रकात रियाज़ुल जन्नत में नमाज पढ़े, ज़ियारत के निकल गए, उतनी आसानी नहीं होंगी आपको। लाखों में ज़ायरीन, लाखों में लोग जो ज़ियारत करने जाते हैं मौजूद हैं वहाँ, तो जाहिर सी बात है ये अमल इतना आसान नहीं होगा आपके लिए भी, वहाँ जाना और रियाज़ुल जन्नत में आपको जगह मिल जाए बआसानी, फिर उसके बाद ज़ियारत के लिए। तो हुकूमत ने एक नज़्म बनाया है, ज़ियारत का एक वक्त बनाया है और एक नज्म बनाया, तो जो नज्म उन्होंने बनाया जिस अंदाज से, उस नज्म को फॉलो करना ही हमारे लिए दुरुस्त है। याद रखिए कि वहाँ बुलाते हैं, उसके बाद ज़ियारत के दो औकात हैं, सुबह एक फजर के बाद और शाम में एक असर के बाद, याद रखिए असर के बाद से लेकर इशा तक, और इशा के बाद याद रखिए मस्जिद नबी नमाज से, नमाज के बाद इशा की बंद हो जाती है, ठीक है, उसको खुला नहीं रखा जाता। बस वजह यही है कि जो बिदात और खुराफात लोग करते हैं वो क्या करते हैं, इस जगह को जिसकी बरकतें और तमाम चीज़ें उसकी फजाइल है, लेकिन ऐसी ना कोई जगह है जिसको हम बुत बना ले कि उसमें चूमना, उसको चाटना, उसको रगड़ना, उसको छूना या उसको कुछ देखने से हमारी मगफरत और फलाह, नहीं ऐसा नहीं, ये तो हमारे आमाल है, ये इबादत है, ये भी एक अफजल इबादत है, लेकिन हमारे आमाल है असल, हमारा अकीदा असल जो हमको वो करेंगे अल्लाह से हमारा ताल्लुक, ना कि ये सब आमाल। तो लोग पता नहीं अजीब गरीब, तो बहरहाल हुकूमत ने एक नज्म बनाया जिसके अंदर वो आपको खड़े नहीं रहने, इसलिए कि लोग खड़े होते हैं उसके लिए भी बड़े बड़े अजीब गरीब मकासद हैं उनके, इतनी सख्तियों के बावजूद भी लोग जो है चाहते हैं कि जाकर उन जालियों को हाथ लगा। मुझे बताइए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जालियों को हाथ लगाने से क्या फ़ायदा उस खबर की, या आप सल्लल्लाहु अलैहि वसल्लम की मज़ार पर भी कोई चले जाए और बिल्कुल बिलखसूस बिलवास्ता सामने से ज़ियारत कर ले, तो आपको नफ्सी एतबार से जबकि आपका अकीदा ख़राब हो, आपके पास आमाल ना हो, तो वो अमल आपको क्या फ़ायदा पहुँचाएगा, मुझे बताइए क्या फ़ायदा पहुँचाएगा, कुछ फ़ायदा नहीं पहुँचाएगा आपको। याद रखिए इसलिए कि अब्दुल्ला बिन उबई बिन सलूल जब इसका इंतकाल हुआ तो इनके बेटे अब्दुल्ला, अब्दुल्ला बिन अब्दुल्ला, इनके बेटे का नाम भी अब्दुल्ला था, तो ये मुनाफिकीन का सरदार था, जबकि अब्दुल्ला बिन उबई का बेटा अब्दुल्ला ये सहाबा थे, याद रखिए सहाबी थे। तो जब अब्दुल्ला बिन उबई का इंतकाल हुआ इनके वालिद का, तो यार कहा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम आपका कुर्ता दे दीजिए, आपका शर्ट दे दीजिए मुझे। इन्हें यह लगा कि शायद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के कुर्ते में, शर्ट में, आपकी कमीज में अगर मेरे वालिद को तदफीन की जाए तो हो सकता है یہ بخش دیا جائے, ہو سکتا ہے اس کی مغفرت, ہو سکتا ہے کہ کچھ اس کو فائدہ پہنچ جائے, ہو سکتا ہے جہنم کے عذاب سے کچھ پناہ مل جائے. آپ صلی اللہ علیہ وسلم اتار کر تو دے دیا, کہا لیکن اس سے فائدہ کچھ نہیں ہوں گا عبداللہ, اس کا ایڈوانٹیج کچھ نہیں ملے گا تمہارے والد کو, سمجھے آپ بات کو. عمر ابن خطاب رضی اللہ عنہ نے کہا اللہ کے رسول آپ کیوں جو ہے اس کو کرتا نکال کر دیتے ہیں. پھر انہوں نے ریکویسٹ کی کہ اللہ کے رسول آپ چلیے میرے والد کی جنازے کی نماز پڑھائی. عمر ابن خطاب رضی اللہ عنہ نے کہا اللہ کے رسول آپ کہاں جاتے ہیں اس منافقین منافق کے سردار کی نماز جنازہ پڑھانے. آپ صلی اللہ علیہ وسلم لیکن پھر بھی عبداللہ رضی اللہ عنہ کی وجہ سے چلے گئے, اس لیے کہ ان کے بیٹے ایمان والے تھے. پھر قرآن کی آیت وہ نازل ہوئی کہ جس میں روکا گیا کہ کسی مشرق کے لیے یا کسی کافر کے لیے نبی کے لیے جائز نہیں کہ وہ ان کی نماز پڑھے یا ان کے لیے دعائیں مغفرت کرے. تو آپ نے اس کے بعد کسی منافق کی جنازے کی نماز میں پھر موجود نہیں رہے. اور یہ ایک دلیل ہے کہ بہت سے لوگ بولتے ہیں نا اب صحابہ منافق سب ساتھ تھے تو حدیث قصہ کیسا پتہ چلے گا. تو یہاں بہت سارے عمل تھے جس سے آپ صلی اللہ علیہ وسلم صحابہ نے بتا دیا کہ منافقین ہیں, آپ نماز میں شریک نہیں ہوا کرتے تھے. اور ایسے بہت سے ایک صحابی رسول تھے جن کو یہ پتہ تھا کہ کون سا شخص جو ہے منافق ہے. آپ صلی اللہ علیہ وسلم نے ان کو پورے نام بھی بتائے تھے. تو بہرحال وہ صحابی کو پتا تھا تو ان کو لوگ دیکھتے تھے, وہ اگر جاتے ہیں تو ٹھیک, نہ جاتے تو وہ بھی نماز کریں. تو منافقین بالکل واضح تھے, آیا تھے کہ یہ منافق ہے اور یہ صحابہ ہے, ان کی روایت لی جائیں گی. اور بہرحال منافقین سے کوئی روایت آئی بھی نہیں. بہرحال تو شک اور شبہ جو لوگ کرتے ہیں وہ ان شک شبہات کو اپنے دل سے نکال دیں. تو بہرحال اس کا کوئی فائدہ نہیں, یاد رکھیں, سوائے اس کے کہ آپ صلی اللہ علیہ وسلم درود بھیجیں, آپ پر سلام بھیجیں, اور صاحبان پر دونوں پر آپ درود بھیجیں, سلام بھیجیں دونوں کو, اور وہاں سے نکل جائے, یاد رکھیں, وہاں رکے نا, چونکہ وہ ایک ترتیب رہتی ہے لوگوں کو نکالتے. پھر بھی ہم میں نے دیکھا, میں خود بھی ایک بار گیا تھا, تو بہرحال لوگ پتہ نہیں کیا کچھ رکھ کر دوڑتے ہوئے جانا چاہتے ہیں, بھاگتے ہوئے جاتے ہیں, نظم کو توڑتے ہیں, جالیوں کو جا کر پکڑتے ہیں, اور بہرحال پھر خوب ضرب پھٹکے بھی لگائے جاتے ہیں ان کو, اس لیے کہ وہاں لوگ کھڑے ہوتے ہیں جن کا کام دیکھنا کہ اس طرح کی کوئی شرک اور بدعت والے کام نہ کرے, تو وہ خوب ان کو ضرب بھی لگاتے ہیں. بہرحال لیکن یہ لوگ اس کو بھی اجر اور ثواب سمجھتے ہیں کہ بھائی ان جو ہے جو کچھ بھی وہ سمجھتے ہیں ان لوگوں کو جو سعودی حکومت ہے, وہابی فلاں ہیں, یہ ہے وہ ہے, جو کچھ بھی ان کا عقیدہ ان کے نزدیکی باعث سے اجر اور ثواب ہوتا ہے یہ پھٹکے کھانا. بہرحال تو وہ جاتے ہیں اور کوشش کرتے ہیں, بہرحال لیکن ہمیں حکومت کے نظم کو ماننا چاہیے. اور اندر کیا ہے اس کی وضاحت ممکن نہیں, اور اندر کس طرح سے, چونکہ انہوں نے اس کو بند کر دیا ہے تو وہاں روشنائی بھی نہیں, تو ہم پتہ بھی نہیں کر سکتے کیا. بہرحال لیکن لوگ سونے کی جالی ہے, اور جالی کے اندر جو کچھ بہرحال واضح وہ یہ ہے کہ تین خبریں ہیں مزاریں جو پکی نہیں بنی ہوئی ہے, کچی ہے, اور بس ایک بالش جو سنت ہے بہرحال جتنی خبر, تاکہ معلوم ہو یہ خبر ہے, لوگ اس پہ انگالے نہ, اس پہ بیٹھے نہ, اس پہ چلے نہ, تو اتنا آپ جو ہے اس کو اونچا کر سکتے ہیں خبر کو, اتنی ہی وہ خبریں اونچی ہے, اور تین مزارے ہیں یاد رکھیں. ٹھیک, اب بہرحال ایک مسئلہ جو آتا ہے جس کی وضاحت ضروری ہے وہ یہ, دو مسئلوں کی وضاحت یہاں ضروری ہے. ایک یہ کہ جب خبر مبارک پر ہم گئے آپ صلی اللہ علیہ وسلم کے روزے اور آپ کے خبر پہ گئے, تو تب تو ہم نے پڑھا الصلاۃ والسلام علیک یا رسول اللہ, کہ اے نبی اکرم صلی اللہ علیہ وسلم آپ پر صلاۃ اور سلام ہو, تو یہاں تو یا پڑھا, جبکہ یہاں سے اگر ہم یا پڑھے تو آپ لوگ تو ہم کو برا کہتے ہیں, بہت سے حضرات ہوتے ہیں ہمارے یہاں سے شروع ہوتے ہیں یا رسول اللہ یا فلاں, یہیں سے برا وہ کرتے ہیں, تو یہاں تو غلط ہے جبکہ وہاں تو یا لکھا ہوا ہے. تو بہت سی بار ہم لوگ پزل پریشان ہو جاتے ہیں کہ ہاں برابر ہے یار, یہاں تو ہم بولتے یا رسول اللہ بولنا درست نہیں, وہاں تو لکھا ہوا ہے. تو دیکھیے یا کب لگایا جاتا ہے عربی زبان میں, اس بتایا تھا صیغہ کب لگتا ہے. پہلی چیز, یا کا معنی ہوتا ہے خطاب کرنا, متوجہ کرانا. ٹھیک, دو چیزوں کے لیے یا عربی میں استعمال ہوتا ہے, یا تو خطاب کے لیے, مثال کے طور پر میں آپ کو بات کرنا چاہ رہا ہوں تو یا عبد الرحمن آپ کا اگر نام ہے تو یا عبداللہ یا جو بھی آپ کا نام ہے, مطلب میری طرف خطاب کرنا چاہ رہا ہوں. دوسرا اس کا معنی ہوتا ہے متوجہ کرنا, پلٹانا, میری طرف دیکھو, پھر چاہے یہ مصیبت میں ہو سکتا ہے, پریشانی میں ہو سکتا ہے, مدد کے لیے ہو سکتا ہے, یا میرا میں آپ کو تعاون دینا, جو بھی بہرحال بات ہو سکتی ہے. تو یا تو خطاب کرنا یا تو متوجہ کرنا, اپنے طرف متوجہ, جیسا کہ ہم یہ کریں مصیبتوں میں ہم کہیں یا اللہ, تو ہم اللہ کو در حقیقت متوجہ کر رہے ہیں کہ ہمارے طرف اللہ, حالانکہ اللہ سب جانتا ہے, پھر بھی ہم دعا کر رہے ہیں, گڑ گڑا رہے ہیں, اپنی کمزوری کو ظاہر کر رہے ہیں. اور جب بندہ اپنی کمزوری کو ظاہر کرتا ہے تو اس کا رب خوش ہوتا ہے کہ بندہ اپنی کمزوری کو سمجھتا ہے. تو ہم کہہ رہے ہیں یا اللہ, اللہ سے خطاب کر رہے, اللہ کو متوجہ کر رہے اپنی طرف. ٹھیک, تو یا جب انسانوں کو لگیں گا تو وہ تین شکلوں اور تین حالتوں میں لگ سکتا ہے. پہلا, یا تو آپ زندہ ہو اور میرے سامنے موجود ہو, زندہ اور سامنے ہوں, زندہ اور غائب نہیں, زندہ اور سامنے ہوں. جیسے کہ کوئی انسان زندہ ہے اور میرے سامنے بیٹھا اور میں کہوں اس کو یا عبد الرحمن, ٹھیک, متوجہ کرنے کے لیے, خطاب کے لیے, پہلی چیز. دوسرا, یا تو وہ شخص کی لاش سامنے موجود ہو, غائب میں نہیں, سامنے موجود ہو, تب بھی میں کہہ سکتا ہوں یا فلاں بن فلاں, تو ایسا تھا, تو ویسا تھا, آج دیکھو, تاکہ لوگوں کی عبرت کے لیے, بتانے کے لیے کہ دیکھو یہ انسان بھی زندہ تھا لیکن آج انتقال کر گیا. ٹھیک, دوسرا. تیسرا, میں یا تب کہہ سکتا ہوں کسی انسان کو جب میں اس کے خبر کے سامنے موجود ہوں, तीनों भी हाजिर में गायब में नहीं है, दूर खबर है तो भी नहीं कर सकता हूँ, दूर लाश है तो भी नहीं कर सकता हूँ, दूर इंसान है तो भी नहीं। तो उस मौजूद इंसान है मैं कह सकता हूँ या फला, उस इंसान की लाश मौजूद है तो मैं कह सकता हूँ या फला, और या तो वो इंसान की कबर हो तो कह सकता हूँ। ठीक है, तो या इंसान हूँ कह सकते, इसकी कोई दलील देने की जरूरत नहीं है। मुतवज्जे का सेगा आम सेगा अरबी में, कोई भी आप जाएंगे तो कोई भी आपको फला बोलकर आवाज देंगे। ठीक, एक दूसरा, किसी के लाश को भी खिताब कर सकते हैं। इसकी दलील ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जो जंगे बद्र में लोग मारे गए उनसे पूछा और आवाज दी, और आवाज लगाकर कहा आप सल्लल्लाहु अलैहि वसल्लम ने, और जितने मुशरिकीन थे बड़े बड़े मारे गए उनको आवाज दी, जिनको खबर में फेंक दिया, वो जो माफ करना एक सूखे कुएं में फेंक दिया गया था। तो उमर इब्न खत्ताब ने कहा अल्लाह के रसूल आप क्यों खिताब कर रहे हैं इनसे, क्या ये सुनते हैं? तो उमर इब्न खत्ताब रज़ी अल्लाह उनको अल्लाह के रसूल फरमाया उमर ये तुमसे ज्यादा अच्छा सुनते हैं, अभी तुमसे ज्यादा अच्छा सुन रहा है जो मैं कह रहा हूं। और आपने फरमाया था क्या तुम्हें वो मिल गया जिसका मैं तुम्हें वादा करता था, जिससे मैं तुम्हें डराता था, मतलब मैं तुम्हें ईमान की दावत देता था और कुफ्र से बचने का हुक्म देता था, कि आज तुमको वो सजा मिल गई जिससे मैं तुम्हें जिंदगी में डराया करता था, इसलिए कि मर गए ना आप, कुफ्र पे मर गए मतलब खत्म हो गया, अब हिदायत कोई फायदे की नहीं। तो उमर इब्न खत्ताब ने कहा अल्लाह के रसूल क्या ये सुनते हैं, मर गए वो? तो कहा उमर तुमसे अच्छा सुनते हैं। ये उन लोगों के लिए बहरहाल इसमें दलील है जो कहते हैं मुर्दे सुनते हैं नहीं सुनते, इख्तलाफ में होते हैं। याद रखिए मुर्दे सुनते हैं लेकिन सिर्फ वो बातें सुनते हैं जो उनका रब उन्हें सुनाना चाहता है, और सिर्फ मोमिन और अंबिया और शोहदा और सालेहीन नहीं सुनते हैं, कुफारों के लीडरों ने भी सुना। यहां तो जो मरे थे जंगे बदर में काफिरों के सबसे बड़े थे, है ना? तो मतलब हर वो मुर्दा सुन सकता है जिसको उसका रब सुनाना चाहता है, है ना? इसी तरह हदीस में जब एक इंसान को दफना के लोग जाते हैं तो मुर्दा खबर जब लोग जाते हैं तो उनके जूते और चप्पलों की आवाज सुनता है। जब हदीस ने कह दिया था मानते हैं इस चीज को, याद रखिए मैं इसलिए बात वजाहत कर रहा हूँ, कुछ लोग इफरात और तफरीत की शिकार होते हैं, कुछ बोलते मुर्दे सुनते हैं, कुछ बोलते सब कुछ सुनते हैं। याद रखिए मैं ये कहता हूँ वो उतना सुनते हैं जितना उनका रब सुनाना चाहता है। तो यहाँ रब सुनाना चाहता है कि चप्पलों की आवाज के लोग जा रहे तुम तना हो, वहां अल्लाह ने उन्हें सुनाया मुशरिकीन को और काफिरों को जो मरे थे जंगे बद्र में, सुनो क्या बोल रहा है नबी। तो आपने फरमाया उमर तुमसे अच्छा सुनते हैं ये। तो यहाँ कोई हमारे औलियाओं की खसूसियत नहीं जो लोग बोलते ना ये सुनते हैं, यहाँ तो काफिरों के सरदारों ने भी सुना। आपने क्या फरमाया ये तुमसे अच्छा सुनते हैं, जब अल्लाह के रसूल ने फरमा दिया तुमसे अच्छा सुनते हैं तो यकीनन सुना उन्होंने फिर, है ना? तो इसमें कोई खसूसियत नहीं, याद रखिए कि औलिया सुनते हैं लोग बोलते हैं, नहीं हर चीज नहीं सुनते जो रब सुनाना चाहता है। चप्पलों की आवाज सुनाना चाहता है, काफिरों के नबी की आवाज सुनाई ताकि उनको बता दे कि नबी हक बोलता था, मरने के बाद बहरहाल पछतावे के अलावा कुछ भी नहीं। याद रखिए तो यहाँ मुर्दों से भी यासे खिताब हो सकता है। तीसरा, खबर वालों से भी यासे खिताब किया जा सकता है। आप सुनने जो खबर के लिए जो अदब है, जो खबर पर ज्यारत का तरीका है, उन पर सलाम का तरीका है, उनसे खिताब करने का सलाम जो है या अहलल खबूर के नाम से, या ए खबर वालों तुम पर सलामती हो, तो इस तरह से हम या कह सकते हैं। तो तीन जगह हम या इस्तेमाल कर सकते हैं। एक, इंसान हाजिर जिंदा, लाश मौजूद हाजिर उसकी लाश से खिताब, खबर पे जब किसी की मौजूद हो तो खबर से खिताब। तो यहाँ चूंकि हम जब पहुंचे हैं मस्जिद नबवी की ज्यारत के लिए तो खबर मुबारक चूंकि सामने है तो यहाँ या कहा जा सकता है, इसलिए कि तीसरे जुमरे में आ रहा है। या कहा जा सकता है, याद रखिए या कहा जा सकता है। ठीक है बात, तो यहाँ या कह सकते हैं, लेकिन क्या हिंदुस्तान में मैं या कह सकता हूँ? नहीं, इसलिए कि यहाँ खबर मुबारक मौजूद नहीं है, यहाँ आपका जिस्म मुबारक मौजूद नहीं है और ना ही आप हयात है अभी दुनियावी जिंदगी के एतबार से। वैसे इंतकाल के बाद जैसा आखिर जिंदगी में हयात होते हैं सभी हयात है, बहरहाल उस एतबार से नेकोकारों को आराम की नींद ले रहे हैं, शहदा जन्नत में जो है परिंदों की शक्ल में अपना रिस्क पा रहे हैं, और बदकार सजा पा रहे हैं जैसा अल्लाह ने कुरान में फरमाया कि फिरौन और उसका लश्कर रोज सुबह और शाम जहन्नुम की आग पर पेश किए जाते हैं। तो वो जिंदगी में तो बहरहाल सभी जिंदा है, नेकोकार अपने आराम में, बदकार अपनी सजाओं में। ठीक है, तो यहाँ को खसूसियत नहीं फिर कि हमारे वली जिंदा है, सब जिंदा है फिर उस एतबार से, बद भी जिंदा और नेक भी जिंदा, फिरौन जिंदा है ना। अल्लाह रब्बुल इज्जत कुरान ने फरमाया रोज सुबह शाम इसको इसके लश्कर को मैं आग पर पेश करता हूँ, रोज डेली मॉर्निंग और इवनिंग में। तो गोया पता चला वो जिंदगी में वो भी हयात है। ठीक है, ठीक, तो लेकिन दुनियावी एतबार से मैं कह रहा हूँ, दुनियावी एतबार से अब आप सल्लल्लाहु अलैहि वसल्लम जिंदा नहीं है। जिंदगी तो बहरहाल मौत से पहले भी हमारी एक थी, अभी भी एक है, और मौत के बाद भी एक जिंदगी है ना। पैदाइश से पहले एक जिंदगी थी, अब एक जिंदगी जी रहे, तो गोया हर मौत शरीयत के रूह से जिंदगी की इब्तिदा है, खात्मा नहीं। एक मौत थी हमारी पैदाइश से पहले, मौत थी हम जिंदा हुए तो ये जिंदगी मिली, अब एक मौत आएंगी तो फिर एक लफानी जिंदगी चालूंगी। तो हर मौत शरीयत में खात्मा नहीं, हर मौत जिंदगी की इब्तिदा है, इब्तिदा है। तो उस जिंदगी में सब जिंदा है, अच्छे लोग अच्छाई का बदला पा रहे, बुरे लोग सजाएं भुगत रहे। बहरहाल तो चूंकि आप सल्लल्लाहु अलैहि वसल्लम की खबर मुबारक के पास है तो या कहा जा सकता है, यहां से कहा जा सकता है नहीं, तो ये वजाहत ले लीजिए, वरना लोग बोलते रहे वहां या लिखा हुआ है, हम तो यहां इनको बोलते गलत है, तो उसकी वजाहत ये पहली चीज। दूसरी वजाहत जो गलतफहमी लोगों को होती है वो ये है कि अक्सर सलफ के फतावे और वो उलमा के फतावे जो खुद सऊदी अरब में रहते हैं, खुद मस्जिद नबवी में या जो है मदीना मुनव्वरा में पढ़ाते हैं, मदीना यूनिवर्सिटी में पढ़ाते हैं जामिया इस्लामिया, तो फतावे मौजूद है कि खबर जिस मस्जिद में वहाँ नमाज नहीं होती है, जिस मस्जिद में खबर क़िबले की तरफ वहाँ नमाज नहीं होती है, जहाँ मस्जिद दरगाह ऐसा हम बोलते हैं, नहीं हम बोल सकते दरगाह जहाँ वहाँ नमाज नहीं होती, तो फिर लोग बोलते हैं हाँ तुम वहाँ तो बड़ा बोलते या भी मत बोलो, तो यहाँ तो या भी बोलते हो, वहाँ तो बड़ा बोलते फला जगह नमाज नहीं होती, आप मस्जिद में भी कैसे नमाज पढ़ रहे हैं ना। तो इसकी वजाहत भी मैं आपको दे देता हूँ। पहली चीज़, सबसे पहले ये बात याद रख लीजिए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, पहले वो फतवा, वो जो फतवा है उसकी क्लेरिफिकेशन देता हूँ, जो फतावे उलमा के मौजूद फतावे यूँ हैं, सवालात यूँ लोगों ने किए, क्या ऐसी मस्जिद जहाँ दरगाह हो या ऐसी जगह जहाँ क़िबले जानिब खबर हो वहाँ नमाज दुरुस्त है? उलमा के फतावे शेख बिन बाज़, शेख उसैमीन रहमहुल्लाह और दीगर उलमा के फतावे इस तरह से है कि ऐसी जगह जहाँ क़िबले की तरफ खबर हो वहाँ नमाज नहीं होती। दूसरा, ऐसी जगह जहां खबर के लिए मस्जिद बनी हो कि लोग खबर की जियारत को आते तो एक मस्जिद बना दी जाए, वहां नमाज नहीं होती, इसलिए कि यहां जियारत वालों के लिए मस्जिद बनी है, मस्जिद खालिस अल्लाह के लिए और अल्लाह का डर रखते हुए बनना चाहिए। मस्जिद का एक ही मकसद याद रखिए, वो मस्जिद जो अल्लाह का डर रखते हुए नहीं बनती वो मस्जिद, याद रखिए, वो मस्जिद नहीं हो सकती। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब मुनाफिकीन ने एक मस्जिद जो मस्जिद जो है माफ करना मदीने के थोड़े आउटस्कर्ट थोड़े बाहरी हिस्से में बनाई थी, अब्दुल्ला बिन उबै बिन सलूल ने जो मस्जिद तामीर की थी उसका मकसद ये था कि इस मस्जिद में हम मुनाफिकीन जमा होंगे, और बहाना ये बनाया था अल्लाह के रसूल फजर में शाम बहुत दूर होता है यहाँ आना, एक मस्जिद बना ली थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मस्जिद को बाद में जला दिया, मालूम है ना आपको। तो वो मस्जिद जो अल्लाह के डर तक्वे पे नहीं बनी वो मस्जिद नहीं होती है, ठीक। तो यहां भी मकसद अल्लाह के लिए नहीं हुआ, जो जियारत को आ रहे खबर की उनके लिए मस्जिद बनी, अल्लाह के लिए नहीं बनी है मस्जिद, याद रखी, नमाज नहीं होती। तो अब यहां ये दोनों जो मसले आप खुद कहते हैं, तो यहां तो दोनों चीजें हैं, यहां खबर भी मौजूद है, मस्जिद भी मौजूद है, और क़िबले जानिब भी है, याद रखी, पीछे सफ़े बन रही। अब क्या मसला है इसका मस्जिद नबी का? तो याद रखिए, मस्जिद नबी कुछ हालात के बुनियाद पर मुस्तस्ना और एक्सेप्शनल है। वो कैसे, अब मैं आपको समझाता हूँ। पहली चीज, मस्जिद नबी में कब्र मुबारक बाद में बनी, मस्जिद पहले से थी। फतवा क्या है कि कब्र के लिए जो मस्जिद बने, या कब्र के लिए नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम की मजार के लिए मस्जिद नहीं बनी, मस्जिद पहले से मौजूद थी, तो इसको निकाल दी जाए, इसलिए एक्सेप्शनल हो गई, इसलिए कि मस्जिद पहले से थी खबर बाद में बनी। लेकिन दूसरा मसला तो बाकी रहा ना, क़िबले जानिब खबर हो तो नमाज नहीं होती, ये मसला तो अभी बाकी। तो एक मसला हल हो गया कि मस्जिद नबी पहले थी और खबर मुबारक बाद में बनी। अब क्यों बनी खबर मुबारक वहां? तो याद रखिए, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की जब वफात हुई, सहाबा में बड़ा इख्तिलाफ हुआ। अंसार ने यह कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम को हम मस्जिद अक्सा ले जाएंगे, चूंकि अक्सर अंबियों की खबरें हैं वहाँ, ठीक है, और खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है कि मुझे वो जगह याद है, बिल्कुल वाज़े है मेरे जहन में, जहाँ मूसा की खबर है, वहाँ एक टीला है, अगर तुम मुझे कभी मेरा जाना हुआ तो मैं तुम्हें ज़रूर बताऊँगा मूसा कहाँ दफन है। मस्जिद नबी के पास, मस्जिद अक्सा के पास आप मूसा अलैहिस्सलाम की भी खबर है, याद रखिए। तो बहुत से अंबियाओं की, इब्राहिम अलैहिस्सलाम की, उसके अतराफ़ और अकनाफ उसके इलाकों में बहुत से अंबियाओं की है। तो सहाबा ने यह सोचा, चूंकि अक्सर अंबियाओं की खबरें वहाँ हैं, आप सल्लल्लाहु अलैहि वसल्लम को ले जाए। अबू बकर सिद्दीक़ रज़ी अल्लाह अन्हु और फरमाया, मैंने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम कहते हुए सुना, नबी जहाँ इंतकाल करता है वहीं तदफीन होता है। आइए, मस्जिद नबी इस तरह से बनी थी, ये समझ लीजिए क़िबला इस तरफ, ऊपर क़िबला है, मस्जिद नबी इस तरह बनी थी और आप सल्लल्लाहु अलैहि वसल्लम के हुजरे, आप सल्लल्लाहु अलैहि वसल्लम अज़वाज के हुजरे उसके दोनों तरफ बने थे, समझ रहे आप। मस्जिद नबी इस तरह चौकोर है, क़िबला ऊपर की तरफ है समझ लीजिए उसका, और दो सब घर थे। आप सल्लल्लाहु अलैहि वसल्लम को जहाँ इंतकाल हुआ वो माई आयशा का हुजरा था, तो गोया आपके हुजरे मस्जिद के पीछे थे, क़िबला आगे था, आपके हुजरे पीछे थे। जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का इंतकाल हुआ तो आप माई आयशा के हुजरे में इंतकाल कर गए, जो कि पीछे का हिस्सा था मस्जिद का। तो नबी जहाँ इंतकाल करता वहीं तदफीन होता है, तो आप सल्लल्लाहु अलैहि वसल्लम को उसी बिल्कुल जगह पर तदफीन किया गया जहाँ आप इंतकाल कर गए थे, माई आयशा जहाँ सोती थी, जहाँ आप सल्लल्लाहु अलैहि वसल्लम के साथ सोते थे, उस जगह, बहुत एक ही छोटा रूम था, कोई बड़ा घर नहीं था, तो वहीं आपकी खबर खोदी गई। तो फिर हुआ यूं कि मस्जिद नबी आगे हुई, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मजार पीछे बन गई, इसलिए कि नबी वहीं दफनाया जाता है जहाँ उसका इंतकाल होता है, याद रखिए, ये मुस्तस्ना एक्सेप्शनल केस है, आम लोगों का मामला ये नहीं। हो गया मसला ये। अब हुआ यूं कि बाद के अदवार में उमर इब्न खत्ताब रज़ी अल्लाह अन्हु का दौर आया तो मस्जिद का एक्सटेंशन हुआ, अबू बकर सिद्दीक़ के दौर में एक्सटेंशन नहीं हुआ कुछ भी, मस्जिद बड़ी नहीं है, तौसी नहीं हुई। جب عمر ابن خطاب کا دورہ تھا آپ نے اس کو آگے وسیع کیا اور بازو وسیع کیا, آگے اور دونوں سائڈ وسیع کیا. اس کے بعد ہوا یوں کہ جب عثمان ابن عفان رضی اللہ عنہ کا دورہ آیا تو اور مسلم حکومت بڑھی, آپ نے اس کو اور توسیع کی, اس کو آگے اور بڑھایا اور سائڈ میں اور بڑھایا. ابھی آپ کی حجر اور مزار پیچھے تھی, یاد رکھی پیچھے تھی, اور مائی عائشہ رضی اللہ عنہ آج بھی اس میں رہتی تھی, ابھی ان کا گھر تھا نہ چکی وہیں رہتی تھی آپ قبر کے پاس, بہرحال وہی حجرے کے اندر. اس کے بعد پھر ایکسٹینشن ہوا علی رضی اللہ عنہ کے دور میں, تو پھر آگے ایکسٹینشن اور سائڈ میں ایکسٹینشن ہوا, مزید ابھی بھی خبر پیچھے تھی اور مزید آگے بڑھ رہی تھی. ٹھیک, اس کے بعد ہوا یوں کہ ابوبکر صدیق رضی اللہ عنہ کا جب انتقال ہوا تو آپ نے اجازت مانگی حضرت عائشہ کی, میں چاہتا ہوں کہ میری خبر بھی یہاں بنا جائے, تو حضرت ابوبکر رضی اللہ عنہ کی خبر بھی یہاں بنائی گئی. ٹھیک ہے, یہ بعد میں ہوا پھر, لیکن ابھی مزید نبی آگے ہی ہے ادھر کے. ابھی اس کے بعد عمر ابن خطاب رضی اللہ عنہ کی جب شہادت سے پہلے آپ نے اجازت مانگی اور کہا جا کر عائشہ سے کہنا, اپنے بیٹے سے کہا عبداللہ سے جاؤ عائشہ سے کہنا, اور یہ مت کہنا کہ امیر المومنین عمر ابن خطاب, میں حکم نہیں دے رہا ہوں اس لیے کہ گزارش ہے اور میں امیر المومنین ہو بھی نہیں, اور ہو سکتا ہے یہ سن کے عائشہ اپنے پلانز بدل دے کہ امیر المومنین بولے تو ظاہر سی بات مسلمانوں کے لیڈر کی بات ماننا ضروری ہو جاتا. تو کہا جا کر کہنا عمر ابن خطاب نے, کہا امیر المومنین مت کہنا, تاکید کی. وہ گئے اور کہا میرے والد عمر ابن خطاب کہتے ہیں اگر آپ اجازت دے تو میرے والد یہاں دفن ہونا چاہتے ہیں. میں عائشہ کہتی ہے کہ میرا ارادہ تھا کہ میں یہاں دفن ہوں, اس لیے کہ ایک طرف شوہر ایک طرف والد ایک طرف بیوی ہو جائے, مطلب سمجھنا ایک سعادت تھی ایک انسان کے لیے, قیامت کے روز ظاہر سی بات ہے انسان جیسے ہوں گے ویسے اٹھیں گے, تو ان کی ایک نیت تھی اپنی. لیکن کہا کہ جب عمر نے مجھ سے درخواست کی تو مجھے رہا نہ گیا, ٹھیک نہیں لگا مجھے عمر کو نہ کہنا, مجھے ٹھیک نہیں لگا, اس لیے کہ ان کو ہے عائشہ رمائی کہ عمر ہے اللہ کے رسول کے دوست ہے, آپ صلی اللہ علیہ وسلم رشتے بھی ہیں نا, رشتے میں جو ہے آپ صلی اللہ علیہ وسلم سسرے بھی ہیں, کیسے نہ کہوں. تو میں نے اجازت عمر کو جو ہے اس عمل کے لیے جو ہے دے دی, جبکہ میرا نیت تھی میرا ارادہ تھا کہ میں تدفین ہو جاؤں. لیکن جب عمر ابن خطاب رضی اللہ عنہ دفن ہوئے تو مائی عائشہ نے وہاں رہنا چھوڑ دیا, اس لیے کہ اب آپ نے فرمایا کہ اب عمر کی خبر آ گئی, اب تک والد تھے اور شوہر تھے تو کوئی مسئلہ نہ تھا, اس لیے کہ جب عورت گھر میں رہیں گی تو وہاں کھائیں گی پئیں گی کپڑے بدلیں گی سب کریں گی نا. تو کہا اب عمر آ گئے ہیں, عمر حالانکہ اب دیکھ نہیں رہے, خبر میں سے اٹھ کے آ نہیں سکتے ہیں, لیکن پھر بھی ایک شرم اور حیا کا کیا عظیم تقاضا تھا صحابیات کا, کہا کہ اب میں کیسے رہ سکتی ہوں, عمر بھی ہے نا غیر محرم ہے, تو غیر محرم کی خبر سے بھی حیا اور احتیاط. تو ہمارا عائشہ نے وہاں رہنا چھوڑ دیا, پھر کہا عمر بھی ہے وہاں, اب تک میرے والد اور صرف شوہر تھے. بہرحال تو یہ بنا. اب مسجد کی توسیع آگے ہوتے جا رہی ہے, مسجد کی توسیع سائڈ میں ہو رہی ہے, اور مسجد کی توسیع ایک طرف سے لمبی ہو رہی ہے, خبر مبارک کو بازو کر دیا گیا, مطلب سمجھ رہے ایکسٹینشن اس طرح سے کیا گیا تھا کہ خبر ایک طرف ہو گئی تھی اور مسجد کو ادھر اور ادھر اور پیچھے توسیع دی جا رہی ہے اور آگے توسیع دی جا رہی ہے. یہ ایسا چلتا رہا اور کئی زمانوں تک چلتا رہا, حتیٰ کہ 16ویں صدی کے اندر جب عثمانی خلیفاؤں کا تسلط حجاز پر ہوا, جب وہ حجاز پر ان کی جو حکومت آئی تو ان میں ایک ان کا بادشاہ تھا, ایک خلیفہ جس کا نام سلیم تھا. سلیم نے جب حجاز کو اپنے جو ہے اندر لیا کنٹرول میں لیا تو تب وہ جو ہے وہ بدعتی قسم کا آدمی تھا. اس نے کیا کیا, اب تک نبی اکرم صلی اللہ علیہ وسلم کا جو حجرہ مائی عائشہ کا جو حجرہ تھا جہاں تینوں خبریں تھیں یہ کھلا تھا, اس پہ کوئی چھت نہیں تھی, سمجھ رہا, بالکل ایکسپوز تھا دھوپ, اور اس کو کوئی دروازہ نہیں تھا, مطلب وہ دروازہ بھی مائی عائشہ نے جب رہنا چھوڑ دیا صحابہ نے نکال کے بعد کے دور میں دروازے کو بند کر دیا گیا, مطلب چار دیواروں کے اندر تین خبریں اور اوپر سے کھلا, یہ ایسے ہی تھا. جب وہ آیا تو اس نے پہلی بار یہ دیوار ہٹائی اور اس کے اوپر جو ہے تعمیر کر کے گنبد بنایا, گنبد, لیکن وہ گنبد خضرا نہیں تھا, ہرا نہیں تھا, وہ گنبد اودا تھا. جو بولتے ہیں ہرا گنبد, وہ مسلمانوں کی ہرا اس لیے کہ آپ سلم کا گنبد, وہ ہرا نہیں تھا اس زمانے میں, وہ تھا اودا, اور کم و بیش ایسا 300 سال تک اودا ہی تھا, 1900 صدی تک اودا, بعد میں ہرا کیا گیا اس کا. بہرحال تو اس نے گنبد تعمیر کیا اور اودا گنبد بنا دیا, ٹھیک ہے, اور اس کو دروازہ بنا دیا, سمجھ رہے آپ, دروازہ بنا دیا فلاں بنا دیا. اب بہت سے لوگ بولتے ہیں ہاں آپ صلی اللہ علیہ وسلم کے مزار پہ تو گنبد اور آپ صلی اللہ علیہ وسلم کا تو پورا ہمارے ولیوں کے اس سے بنائے, ہاں تو یہ غلط ہے, یہ فلاں ہیں فلاں ہیں. تو میں ایک سوال کرتا ہوں, میں ایک سوال کرتا ہوں, اگر نبی اکرم صلی اللہ علیہ وسلم کے لیے وہ بنا بھی دیا گیا تو کیا تیرا ولی اس مقام کا ہے کہ اس کے لیے وہ چیز بنائی جائے نبی کے لیے بنائی جاتی ہے؟ تھوڑا عقل بھی تو ہونا نا, عقل کا بھی تو کچھ تقاضا ہے نا, سمجھ, مطلب اگر تم یہ کہہ رہے ہو کہ وہاں بنائے تو یہاں بھی, تو تم خود تو کہتے ہو وہ شخصیت کہاں اور ہم کہاں, تو پھر تھوڑا سا یہ کمپیئر کیوں کر رہا, مطلب خامخواہ کہ تم کیوں موازنہ کر رہے ہو اس سے, سمجھ رہا. بہرحال تو تب وہ 16ویں صدی میں اس پہ کنسٹرکشن ہوا اور اس پہ اودا گنبد اس نے تعمیر کر دیا, اور وہ پہلا بادشاہ جس نے مسجد کے ایکسٹینشن اس کے پیچھے کروایا, اس کے پیچھے کروایا, مطلب اس نے خبر کو بیچ میں لے لیا اور اتنا ہی ایکسٹینشن جو یہ طرف سے خبر کے جانب سے اور آگے تھا اس نے اس کو خبر کے پیچھے بھی اور ادھر بھی اتنا چوڑا کر دیا, یہ پہلا بادشاہ تھا. 16ویں صدی میں یہ کام ہوا کہ مسجد نبوی کے اندر جو ہے وہ مزار آ گئی. بعد کے ادوار میں پھر تبدیلیاں آتی رہی, چینجز ہوتے رہے, کیوں تو آپ اگر گئے تو آپ کو آپ کہیں تعمیرات دیکھیں گے, وہاں عثمانی خلیفاؤں کی تعمیرات, اس سے پہلے کی تعمیرات, جدید سعودی حکومت کی تعمیرات, بہت سی تعمیرات ملیں گی, مختلف قسم کی وہاں تعمیرات, جس کی وجہ سے مختلف جگہ ممبر بھی ٹرانسفر ہوتا رہا. کبھی وہاں نماز ہوتی رہی کچھ صدی تک, کچھ زمائن تک یہاں, کچھ دہائیوں میں یہاں نماز ہوئی, کچھ دہائیوں میں وہاں, سمجھ رہے ہیں؟ شفٹنگ, ری شفٹنگ, چینجز, تبدیلیاں, نئی کنسٹرکشن توڑ کے پھر بناتے گئے, حالات بہت تبدیل ہوتے گئے. لیکن ہوا یوں کہ اس کے بعد کے ادوار میں جب سلیم نے اس کی تعمیر پیچھے کی, مسجد نبوی صرف پیچھے ایکسٹینڈ ہوتے گئی, آگے نہیں. اس لیے کہ دو مسئلے تھے, آگے قبرستان بھی تھا تو اس کو اور ایکسٹینشن وسیع کرنا ادھر مشکل تھا, تو اس نے اس کو پیچھے کیا. اب آپ یہ کہہ سکتے, لوگ یہ کہہ سکتے ہیں, ہاں چلو وہ تو ٹھیک تھا, اس عثمانی خلیفہ نے کیا, سعودی حکومت آل سعود نے جب اس کو اپنے کنٹرول میں لیا تو کیوں نہیں اس کو ہٹا دیا, کیوں نہیں پھر اس کو ویسا کیا؟ آل سعود نے جب اس کو کنٹرول میں لیا, یاد رکھیے, تو وہ لوگ جانتے تھے کہ اگر یہاں وہ کچھ بھی تبدیلیاں لاتے ہیں تو اس سے بہت بڑا فتنہ پورے عالم اسلام میں مچیں گا, اندازہ لگا. اس لیے کہ صرف جب آل سعود نے محمد بن عبد الوہاب کے اس تحریک کو جب قبول کیا, آپ کی بات کو جب مانا, اور دونوں نے مل کر, آل سعود کے پاس طاقت تھی, محمد بن عبد الوہاب کے پاس علم تھا جو انہوں نے ان کو دیا, دونوں نے مل کر جب یہ حکومت قائم کی, تو صحابہ کی خبروں پر بھی جو ہے زبردست جو ہے تعمیرات تھی, معلوم درگاہیں بنی تھی, چھوٹی موٹی جگہوں پہ لوگ بناتے تو وہ تو عظیم شخصیات تھے, بڑے بڑے تعمیرات تھے. تو انہوں نے ان تعمیرات کو ہٹایا, جو فتنہ ہوا پوری دنیا نے جو چلایا, ان کو اندازہ تھا. لیکن آپ یہ بھی جانتے تھے کہ اگر آپ صلی اللہ علیہ وسلم روزے کو یہ ہاتھ لگائے یا اس کے اوپر سے گنبد ہٹائے یا تعمیرات ہٹانے سے, بہت بڑے فتنے کا اندازہ تھا. اور آل سعود کے حال جو آج ہے, آج سے 25 سال پہلے بھی ایسے نہیں تھے, مالی اعتبار سے, اس اعتبار سے اتنے اچھے حال نہیں تھے, یاد رکھیے, گلف کنٹریز کے. اگر کوئی آج سے 25 سال پہلے کی تصاویر بھی دیکھے تو وہ کہیں گا یہ ریگستان تھے, بڑے بڑے شہروں کے, میں چھوٹے چھوٹے آج کے نہیں, بڑے بڑے آج جو شہر آپ دیکھ رہے ہیں, جو آج خلیج میں ہے یا سعودی حکومت میں ہے, یہ 25 سال پہلے وجود میں بھی نہیں تھے. اللہ تعالیٰ نے مال و دولت کی فراوانی یہ 25-30 سال 50 سال میں ہی ہوئی, یاد رکھی. جب پیٹرول نکلا 1938 میں پہلی بار جو ہے سعودی عرب میں پیٹرول نکلا, 1938, اور انگریزوں نے اس کو سب سے پہلے بار ایکسپلوریشن کیا امریکنز کے ساتھ مل کر. آل سعود بہرحال جب تھے, انہوں نے کہا کوئی مسئلہ نہیں, ہم کو ہماری زمین میں سے کچھ نکالے, اس کے بدل میں ہم کو کچھ دے دینا. اور 1938 تک ان کے بکریاں اور کھجور ہی ان کا سرمایہ تھا, 1938 کی بات کر رہا ہوں. بلکہ 1938 کے اندر جب یہ لوگ گئے, اور ایران میں سب سے پہلے پیٹرول نکلا تھا, یاد ہے, ایران کے بادشاہ نے اجازت دے دی, لیکن سعودی عرب میں سب سے زیادہ تھا. تو جب یہ گئے آل سعود کے پاس, گئے برٹشرز اور ریکویسٹ کی کہ ہم چاہتے ہیں آپ کے وہ کریں, تو کہا ٹھیک ہے, تو کہا ایک پیکٹ سائن ہوں گا, ایک معاہدہ ہوں گا. کہا ٹھیک ہے. تو جب معاہدہ کیا جا رہا تھا تو آل سعود اور جو ان کے جو لوگ تھے, جو بادشاہ تھے, جو ذمہ دار تھے, ان کے کوئی محلات نہیں تھے, خیمے تھے, اور وہ سب سو رہے تھے. کہا جو لکھنا لکھ لو, بعد دستخط لے لینا, ہم کو کیا لینا دینا, تم کچھ نکالنا ہماری زمین سے نکالو, کوئی مسئلہ نہیں. مطلب ان کو کوئی پرواہ نہیں تھی اس چیز سے, ان کے پاس جو سرمایہ تھا وہ تھی ان کی بکریاں, اور بس یہ کافی تھا ان کے لیے, سمجھ رہا. حالات آج بدلے ہی, بلکہ حالات تو یہ تھے کہ 1960 کی میں بات بتا رہا ہوں, 1960 میں اگر ہندوستان کا 100 روپیہ سعودی عرب کو لے جاتا تو 156 یا 160 روپیے اس کے بنتے, مطلب ان کا روپیہ ہم سے کم تھا, ہندوستان سے سعودی کا کم تھا ریال, معلوم ہے کہ ہندوستان سے لوگ 100 روپیے لے جاتے, اور جب کنورٹ کراتے, جیسے دکن سے لوگ جاتے ہیں یہاں سے جاتے, تو یہاں کا جو روپیہ تھا نظام کا, جب وہاں جاتا 100 روپیہ تو 156 یا 160 روپے تبدیل ہو کر ملتے تھے. تو یہ 40 سال ہی ہو رہے نا, 1960 تک اگر یہ حال تھا تو یہ 40 سال کا وقفہ ہی ہے جس میں ہم سب دیکھ رہے ہیں. تو اس حکومت کو ڈر تھا کہ اگر ہم یہ کام کرتے ہیں تو بہت بڑا انتشار ہماری حکومت کے خلاف پڑ جائے گا, اور اس سے بہت بڑا نقصان ہو سکتا تھا, ہے نا. اور ویسے بھی جب انہوں نے صحابہ کی خبروں پہ سے جو چیزیں ہٹائی, تحفظ حرمین کے نام سے کیا کچھ ہندوستانیوں نے گالیاں نہیں دی ان کو, آج بھی تحفظ حرمین ایک بہت بڑی کمیٹی تھی. جب آل سعود نے صفایا کے کام شروع کیا تو ہندوستان نے بنی, اس لیے کہ ہندوستان بہت مالدار تھا اس زمانے میں, اس کا اپنا ایک دھاک تھی پوری دنیا کے اوپر, کوئی معمولی چیز نہیں. آج بھی آپ رباط دیکھی جا کے جو نظام نے بنایا, بھوپال کے نواب نے بنایا, تو کئی زمانے تک مطلب سعودی حکومت کا اتنا پیسہ بھی نہیں تھا کہ وہ جو حج کے لیے آتے ان کے لیے رباط بھی بنائے, تو لوگ تعاون کرتے تھے. بلکہ وہاں پہلا مدرسہ خود ایک زمانے تک, بہرحال چونکہ حکومت تھی خلفاء راشدین کے بعد, حضرت علی کے بعد خلافت وہاں سے ہٹ گئی, حضرت علی کے دور میں خوفہ کو دارالحکومت بنا دیا گیا. تو ظاہر سی بات ہے وہ باتیں پھر نہ بچی مدینے کے اندر جو اس سے پہلے تھی, اور بعد کے ادوار میں ظاہر سی بات ہے ایک شہر تھا, اپنی اس کی اہمیت تھی, لیکن ظاہر سی بات ہے وہاں کوئی حکومت نہیں تھی, وہاں کوئی نظم نہیں تھا, تو غربت تھی بہرحال, اتنا کوئی مالداری نہیں تھی. بلکہ مولانا رحمۃ اللہ کیرانوی نے جو ہے تقریباً 1850 میں پہلا مدرسہ بنیاد ڈالی, جو مکہ میں آج بھی ہے, آج ہی موجود ہے, انہوں نے ڈالی. اور ہندوستان کی ایڈ سے اور عثمانی خلیفہ کی ایڈ سے چلتا تھا. تو مطلب حالات ویسے نہ تھے جیسے آج دیکھ رہے ہیں کہ کیوں نہیں انہوں نے کر دیا, انہوں نے تو ہٹا دینا تھا نا. تو وہ جانتے تھے اگر ہم توسیع ادھر ادھر کرتے ہیں تو جو پورے دنیا کے لوگ ہمارے خلاف کھڑے ہوں گے. تو انہوں نے جو جیسی پہلے ایکسٹینشن تھا اسی کو توڑ کر پھر نیا تعمیر کیا ادھر کی. یہ بہت بڑی حکمت کا ایک حصہ ہوتا ہے, اس لیے کہ ایک انسان کی جان جائے یا لوگ اپنی جانیں دے اس سے اچھا ہے کہ کچھ چیز باقی رہے, کیا مسئلہ ہے اس میں, ٹھیک ہے. اب اس کے بعد کی جو ایکسٹینشن وغیرہ پھیلتے گا تو مسجد نبوی اس معاملے میں ایکسیپشنل ہے کہ وہ خبر مبارک آپ کے بیچ میں آتی ہے پھر بھی وہاں نماز ہوں گی. سمجھ رہے آپ بات کو, یہ اس کی تھوڑا سا بیک گراؤنڈ تھا, اس کو آپ کو سمجھنا پڑے گا. نہیں 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 یہاں تم بول رہا نہیں ہوتی وہاں کیسے ہو رہی. تو یہ مسجد نبوی خبر مبارک کے لیے نہیں بنی, اور نہ ہی یہ کئی زمانے اور صدیوں تک بلکہ ہزار سال تک آپ صلی اللہ علیہ وسلم کی مزار پیچھے تھی اور مسجد آگے تھی. اس کے بعد عثمانی خلیفاؤں نے اور بالخصوص سلیم سے جو سلسلہ شروع ہوا تو ظاہر سی بات ہے وہ معاملہ ویسا ہی چلتا رہا. اور بعد کے آنے والے آل سعود کے پاس بھی اتنے طاقت اتنے حالات نہیں تھے اس زمانے میں. آج جو ہم دیکھ رہے ہیں 40, 50 اور 25 سال کے اندر ماشاء اللہ ویسے حالات نہیں تھے کہ وہ تبدیلیاں لا سکے اپنے ملک میں اور اتنا آسانی سے توڑ دے, جبکہ وہ زمانہ یہ تھا کہ وہ خود دوسروں کے ایڈ پر ان کے وہ چل رہے تھے ادارے اور فلاں. تو ظاہر سی بات یہ نہیں ہو سکتا تھا. یہ الگ بات ہے کہ آنے والے ادوار میں پھر دھیرے دھیرے, اور ظاہر سی بات ہے کوئی بھی کام صدیوں میں جب ایسا ہو تو صدیاں ہی لگتی ہے, دھیرے دھیرے سر ہو جا. بہرحالی ایک الگ چیز ہے, لیکن مسجد نبوی کو آپ کو اور ہم کو اس معاملے میں مستثنا ایکسیپشنل قرار دینا پڑے گا. تو یہ تھا مسجد نبوی, مسجد نبوی کی زیارت اور آپ صلی اللہ علیہ وسلم پہ سلام اور درود بھیجنے کا طریقہ, ابو بکر صدیق اور عمر ابن خطاب صاحبان پر رضی اللہ عنہما ان پہ سلام بھیجنے کا طریقہ. اس کے بعد آپ مسجد نبوی کی زیارت ختم ہوئی. اب آپ جو ہے اگر آپ کو موقع رہنے کا تو رہیے وہاں, موقع نہیں سفر میں تھے کچھ دیر رکنا ہوا تو بہرحال خوش نصیبی کہ اتنا آپ کو مل گیا وہاں سے آپ نکل سکتے ہیں. لیکن یہ بات یہ حدیث کہیں بھی درست نہیں ہے کہ جو میری مسجد میں 40 نمازیں پڑھے تو وہ نفاق سے بری ہو جاتا ہے, جہنم کی آگ حرام ہو جاتی ہے. یہ حدیث صحیح نہیں ہے. اسی طرح یہ حدیث بھی صحیح نہیں ہے کہ جو مکہ حج کے لیے آئے اور میرے خبر کی زیارت نہ کرے اس نے مجھ پر ظلم کیا, اس نے مجھ کو رسوا کیا, اس نے فلاں کیا. یہ حدیث موضوع ہے, ٹھیک ہے. تو یہ حدیثوں پہ اعتماد مت کیجیے, ضعیف اور سخت موضوع ہے, بلکہ ضعیف میں بھی ضعیف جدا اور باقی بہت سی موضوع سمجھتے جھوٹی روایتیں, تو اس پر اعتماد نہیں کیا جا سکتا. اب یہ دونوں ہونے کے بعد جب آپ نے مسجد نبوی کی بھی زیارت کر لی اور وہاں سے نکلے تو مدینہ منورہ میں اور بھی ایسے مقامات ہیں جن کی زیارت کر لینا چاہیے, اس لیے کہ آپ اتنے دور سفر کر کے گئے. ضروری نہیں ہے آپ گئے ہیں تو کر لینا چاہیے, ٹھیک, کر سکتے ہیں, سہولت ہو حالات ہو تو کرنا چاہیے. اس سے بہت ساری باتیں انسان کو یاد آتی ہے, بہت سارے حالات یاد آتے ہیں, بہت سارے فوائد ہیں. لیکن یہ کوئی ضروری نہیں ہے, لیکن کچھ ایسے عمل ہیں جو سنت ہے آپ سب بھی کرتے ہیں, وہ اور بھی عمل میں آپ کے سامنے رکھ دیتا ہوں. چونکہ اتنی دور جائیں گے تو بار بار جانا نہیں ہوگا, مسجد نبوی کی تو ہوگی, مدینہ بھی اور مقامات ہے. اس میں کیا ہے, مدینہ میں ایک مقام اور بھی ہے اس کے علاوہ جہاں آپ جائیں گے, جو کہ ایک زمانے میں مدینہ سے ہٹ کر ایک بستی تھی, آج مدینہ کا حصہ ہے. مدینہ چونکہ بہت بڑا شہر ہو گیا, آپ صلی اللہ علیہ وسلم کے دور میں تو جتنا مدینہ تھا اس سے بڑی تو مسجد نبوی ہے آج, لیکن اب تو شہر بہت ایکسٹینڈ ہو گیا. تو آپ صلی اللہ علیہ وسلم جب گئے تھے تو ایک بستی تھی جو مدینہ سے تھوڑی دور تھی, اس بستی میں آپ نے ایک مسجد تعمیر کی جس کو مسجد قباء کہا جاتا ہے. مسجد قباء کو یہ شرف حاصل ہے کہ اسلام کی پہلی مسجد, یاد رکھیے مسجد نبوی پہلی مسجد نہیں ہے, مسجد قباء ہے. آپ صلی اللہ علیہ وسلم جب مدینہ کے سفر کے لیے نکلے ہجرت کر کے تو قباء میں کچھ دن آپ نے مقام کیا, قباء میں کچھ دن مقام کیا, جب مقام کیا تو آپ نے مسجد تعمیر کر دی. تو مسجد کی کتنی اہمیت ہے اسلام میں کہ آپ سب تھوڑے دن کے لیے رکے ہوئے تھے مسجد تعمیر کر دی, مسجد کی بڑی اہمیت ہے یاد رکھی. تو قباء آپ نے تعمیر کرائی تھی اور کچھ دن تھے پھر وہاں سے نکل گئے, پھر ایک مقام پہ گئے مدینہ پہنچے نہیں تھے وہاں رکے تو جمعہ آ گیا تو آپ نے پھر ایک مسجد تعمیر کی, مسجد جمعہ کہلاتی ہے. اگر جو لوگ مدینہ گئے تو وہ سب دیکھ سکتے ہیں مسجد جمعہ, مسجد قباء. اب تو پورے شہر میں, یہ اس زمانے میں بستیاں تھیں شہر سے باہر کے حصے تھے. تو آپ قباء میں کچھ دن, 3 دن کچھ روایت میں آتا, 6 دن کچھ روایت میں آپ قیام کیا تو ایک مسجد کی بنیاد ڈالی جس کو مسجد قباء کے نام سے بہرحال ہم آج جانتے ہیں. تو مسجد قباء کی یہ فضیلت ہے کہ مسجد قباء جو شخص آپ نے فرمایا وہاں جائے, اپنے گھر سے وضو کر کے نکلے, مسجد قباء جائے, 2 رکعت نفل نماز پڑھے, اس کو ایک عمرے کا ثواب ملتا ہے. مسجد قباء جو وضو کے ساتھ اپنے گھر سے وضو کر کے نکلے, مسافر کے لیے مستثنا ہے وضو کرنا, وہاں جا کے کریں گے, ظاہر سے مسافر کہاں سے وضو, اپنا اس کا گھر ہی نہیں ہوتا ہے وہاں. اگر آپ ہوٹل میں تو ہوٹل سے وضو کر کے جائیے. اس لیے کہ حدیث میں الفاظ ہے جو مسجد قباء وضو کے ساتھ وضو کر کے گھر سے نکلے, اگر نہیں تو ہوٹل سے نکلی, بہرحال مجبوری تو وہاں بھی کر سکتے ہیں لیکن فضیلت گھر سے نکلنے کی ہے. تو جو مسجد قباء آپ سے ہم فرماتے ہیں صحیح روایت ہے, جو اپنے گھر سے اچھی طرح وضو کر کے مسجد قباء کی طرف گائے جاتا ہے اور ایک دو رکعت نماز وہاں نفل پڑھتا ہے تو اس کو ایک عمرے کا ثواب ملتا ہے. تب نماز کے لیے جاتا ہے تو اسے ایک عمرے کا ثواب ملتا ہے. اور آپ سب خود بھی جو ہے مسجد قباء آپ کو کبھی اونٹ پر اور کبھی پیدل, یہ اس زمانے مدینہ سے دور بستی تھی یاد رکھیں, پھر بھی آپ کبھی پیدل اور کبھی اونٹ کی سواری کے ساتھ جاتے اور خوبا میں نماز پڑھتے، اور اس کی فضیلت آپ نے بتائی ایک عمرے کا، آپ کو اور ہم کو اس کا ثواب ملتا ہے. یاد رکھیں تو کوشش کریں ہم وہاں جائے تو کہ مسجد خوبا آپ جائے اور ضرور پڑھے. اور یاد رکھیں آپ ایک بار گئے میرے کو کہاں بار بار آنے کو ملیں گا، تو پورا دو چار گھنٹے رک کے دو پھر دو 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 کر کے پڑھتے آؤں گا اور دو دو ایک ایک عمرہ ایک ایک عمرہ، ویسا نہیں ہے. مطلب اگر سہولت ہے تو اس کا یہ فائدہ مت اٹھائیے آپ کہ بھائی دو دو عمرے کا ثواب، ایک ایک عمرے کا ثواب ملیں گا تو میں 40, 50, 100, 200, 1000 نمازیں پڑھ لیتا ہوں، تو کتنے عمرے ہو رہے اس کا ہاف کر دو جتنی رکعتیں نماز میں. نہیں نہیں ویسا نہیں. ہاں یہ الگ بات ہے کہ کوئی مدینہ میں رہتا ہے پھر کبھی کسی موقع سے ملا پھر وضو کر کے آپ پڑھا تو ملیں گا. اس لیے آپ سے ہم بار بار آتے تھے روایتوں میں آتا ہے آپ جب بھی موقع ملتا پیدل یا اونٹ سے سواری، لیکن اب ظاہر سی بات ہے میں اور آپ تو بار بار نہیں جا سکتے. ہاں اگر مدینہ میں آپ کچھ دن سٹے ہے آپ کا، ایک دن دو دن چار دن، تو موقع جیسا جیسا ملا آپ آتے جاتے وہاں نماز پڑھ، لیکن جا کر وہ خاص دو دو کر کے بولے کہ میرے کو اتنے عمرے، ویسا مراد نہیں. اور یہ عمرے کے برابر عمرے جیسا ثواب، لیکن عمرہ ایسا ساخت نہیں ہوتا کہ نہیں بس یہاں ہو گیا تو عمرہ ختم ہو گیا. نہیں، عمرہ اپنی جگہ لیکن اس جیسا ثواب ملتا ہے. تو کوشش کریں کہ مسجد خوبا جائیں. ٹھیک، مسجد خوبا کے علاوہ آپ جہاں جا سکتے ہیں جس کی آپ زیارت کر سکتے ہیں، ظاہر سی بات ہے یہ کوئی باعث اجر و ثواب نہیں. اب میں وہ مقامات بتا رہا ہوں جو دیکھنا چاہیے آپ اتنے دور جا رہے ہیں، یا جس کے تعلق سے آپ صلی اللہ علیہ وسلم نے کچھ باتیں بتائی ہیں وہ باتیں رکھ رہا ہوں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کے بعد علاوہ جو آپ جا سکتے ہیں وہ ہے آپ احد پہاڑ، آپ دیکھ سکتے ہیں وہاں، وہ ابھی مدینہ کے اندر ہی آتا ہے، آؤٹس بالکل آؤٹس کر تھوڑا ہی باہر ہے، آج بھی بستیاں بس چکی ہیں وہاں تک. احد آپ دیکھ سکتے ہیں اس لیے کہ احد کی فضیلت یہ ہے، آپ صلی اللہ علیہ وسلم احد کے تعلق سے فرمایا اور کہا احد جبل یحبنا ونحبہ. احد وہ پہاڑ جس جو ہم سے محبت کر جس سے ہم محبت کرتے ہیں. آپ صلی اللہ علیہ وسلم کیا فرمایا احد کے تعلق سے کہ احد وہ پہاڑ ہے جو ہم سے محبت کرتا ہے اور ہم اس سے محبت، مطلب جو رسول سے اور صحابہ سے اور مومنوں سے محبت کرتا ہے اور مومن اس سے محبت کرتے ہیں، ایک ہی ہے. دوسرا اس پہاڑ کے تعلق سے آپ صلی اللہ علیہ وسلم فرمایا اور کہا کہ احد جو ہے جنت کے پہاڑوں میں سے ایک پہاڑ ہے. ٹھیک، تو یہ بھی اس کی خصوصیت ہے. تو اتنے دور جا رہے تھے اس کو دیکھ لیں، لیکن آپ جنت کے پہاڑوں میں سے جا کے پتھر وتھر چن کے مٹی وٹی کھائیے مت وہاں کی جا کر، ورنہ کچھ معلوم ہوئی کچھ معلوم نہیں ہوئی کوئی چیز کی، بس شروع شروع وہاں کچھ تو بھی نیا کام کرنا ہی ہے. اسی لیے ہندوستانی پاکستانوں کی صورت دیکھتے ہی وہاں اگر عرب رہا تو وہ بولتا دور ہٹو دور ہٹو اور چلاتے رہتا اس پہ. تو بہت سے لوگ جو بےچارے صحیح العقیدہ بھی ہوتے ہیں ان کو بھی پرابلم ہوتی ہے ان کی وجہ سے. ٹھیک، اس لیے کہ وہ جیسے دیکھتا ہندوستانی ہے وہ سمجھ جاتا ہے بھی کچھ تو بھی نیا کارنامہ انجام دیں گا، یہاں کے چومیں گا چاٹیں گا رگڑیں گا کھائیں گا اٹھا کے رکھیں گا بھریں گا کچھ تو بھی نیا کام کریں گا، تو وہ فوراً ڈانٹنا شروع کر دیتے اس کو. ٹھیک، تو اب اس میں کیا ہوتا ہے کبھی صحیح العقیدہ آدمی بھی ہو تو اس کو مشکل ہو جاتی ہے. ٹھیک، تو یہ ہوتا ہے بہرحال، لیکن چونکہ اکثریت ایسا نمونہ پیش کرتی ہے وہاں جا کر کہ وہ بیچاروں کو کنٹرول کرنے کے لیے سب کرنا پڑتا ہے نا. تو احد پہاڑ کے لیے آپ جا سکتے ہیں، احد دیکھ سکتے ہیں. اور احد کے تعلق سے ہم یہ بھی جانتے ہیں کہ آپ صلی اللہ علیہ وسلم، ابوبکر صدیق، عمر ابن خطاب رضی اللہ عنہما، یہ جب ایک مرتبہ جنگ کے اندر جو ہے آپ اوپر چڑھ گئے تھے، جب جنگ احد ہوئی تو جب معاملہ یہ ہوا کہ مسلمانوں پر معاملہ الٹا ہو گیا تو آپ سب اوپر تھے، اور ابو سفیان جو ہے وہاں آیا اور اس نے بہرحال آواز لگائی، تو تب آپ صلی اللہ علیہ وسلم ابو بکر اور عمر رضی اللہ عنہما یہ جو ہے اوپر تھے، تو تب یہ جو ہے پہاڑ جو ہے، بلکہ عثمان ابن عفان رضی اللہ عنہ بھی اس پہ تھے، تو پہاڑ ہلا زلزلہ آیا، تو آپ صلی اللہ علیہ وسلم نے کہا احد سکون اختیار کر لو اس لیے کہ تم پر ایک نبی ایک صدیق اور دو شہید کھڑے ہیں. کیا فرمایا؟ اے پہاڑ احد سکون اختیار کر، تم پر ایک نبی ایک صدیق اور دو شہید کھڑے ہیں. مطلب آپ صلی اللہ علیہ وسلم پہلی پیشن گوئی کر دی تھی کہ ایک صدیق تو کون ہے ہم کو پتا ہے، اور دو شہید تو پتا چلا کہ عمر ابن خطاب اور عثمان ابن عفان کو بشارت مل گئی تھی شہادت کی ایک طرح سے اس روایت کے اندر ہی، کہ کہا تم پر ایک نبی ایک صدیق اور دو شہید کھڑے، چار لوگ تھے کھڑے، تو پتا چلا یہ دونوں شہید ہونے والی بات پہلے سے تھی. اور بہرحال ہم جانتے ہیں کہ دونوں کو شہادت نصیب ہوئی، اور عمر ابن خطاب بھی شہید کیے گئے اور عثمان ابن عفان بھی بہرحال شہید کیے گئے، اور دونوں مدینہ میں ہی شہید کیے گئے بہرحال. تو یہ تینوں کھڑے تھے، یہ ہے. اسی طرح آپ صلی اللہ علیہ وسلم اس کے تعلق سے کہا کہ یہ جو ہے جنت کے پہاڑوں میں سے ایک پہاڑ ہے، تو بہرحال آپ اس کی زیارت بھی کر سکتے ہیں. اور رہا پھر بہت ساری جو ہے تاریخی مقامات ہیں، اس میں آپ یوں بھی کر سکتے ہیں جس کے تعلق سے یہ سنت بھی ہے، آپ صلی اللہ علیہ وسلم احد کے شہیدوں کی خبر پر جایا کرتے تھے. تو آپ بھی چاہے تو اگر موقع ملے تو احد کے شہیدوں کی خبر پر جا سکتے، لیکن پھر چونکہ بر صغیر کے لوگوں نے اتنی بدعتیں کی کہ وہ اہل عرب کو ایک چڑیچ ہو گئی ان لوگوں سے، ایک طرح سے نفرت جیسی کرتے ہو کہ یہ اگر کچھ تو بھی کریں گا تو ہندوستانی کو دیکھیں گے لائن میں کھڑا ہے خبر مبارک پاس تو بولیں گے جلدی چلو جلدی، کھڑے رہنے دیں گے اس کو، کچھ تو بھی کھڑ رہا ہے کچھ تو بھی شروع کر دیں گے ایک طرف دیکھ کر، ہے نا. اب یہاں سے کھڑ رہے کہ سلام بھیج رہا ہو تو وہاں کیوں نہیں کریں گا، تو بولتے آگے چلو اس کو جلدی نکالو یہ کچھ تو بھی نیا کام کریں گے. तो हम कुछ लोग ऐसे ही अकीदा बोलते यार मैं नहीं करा, फिर भी बोलते चलो आगे चलो जल्दी ले चलो रुको मत यहाँ तुम, ठीक। इसी तरह ज्यारत को जाएंगे है ना, बहुत सी जगह होता है ऐसा, उम्रे के लिए गए तो जाहिर सी बात हज नहीं है तो मीना जाते हैं, अराफात जाते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम मुख्तलिफ मुकामात पर जहाँ खुतबात दिए तो वहाँ कुछ मीनार बना दिए कि यहाँ खुतबात हुए, कुछ जगह जंग अहद में और दीगर जंगों में जंगे खंदक में जो सहाबा के खेमे थे वहाँ कुछ लोगों ने तामीरात, जैसा बिलखुसूस तुर्की खलीफाओं ने तामीरात कर दी, उस्मानी खलीफाओं ने छोटे छोटे कि यहाँ अबू बकर सिद्दीक का खेमा था, वहाँ उस्मानी बिन अफ्फान का खेमा था, फलां था। अब हिंदुस्तानी पाकिस्तानी बरस जहाँ भी जाते हैं ना तो धीरे धीरे से कुछ तो भी जाकर ऐसा रगड़ेंगे, कपड़े रगड़ रहे, रुमाल ले जाके उस पर फेर देंगे, उसको सर पर बांध रहे, कुछ तो भी ना ही करना, कुरेद कुरेद की मट्टी निकाल के लाते हैं, बहुत से अजीब गरीब काम है। एक साहब एक बार सुनाने लगे, एक शख्स जो है काबे के खिलाफ को पकड़ के दुआ कर रहा था, हालांकि उसके खिलाफ को पकड़ के दुआ करने को फजीलत इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में तो खिलाफ था ही नहीं, तो उसी को फजीलत होंगी नहीं फिर। तो बहरहाल वो खिलाफ पकड़ के बहुत वो कर रहा था। अब वो उनको बड़ा अजीब हुआ, कितना बंदा जो है अल्लाह से दुआ कर रहा है, जब नजदीक गए तो दुआ नहीं कर रहा था, हाथ एक था और उसके हाथ में कैंची थी, खिलाफ काट रहा था वो, बरकत के लिए घर ले जाएंगे ना, तो गलाफ काट रहा था वो, तो बोले वो दुआ नहीं कर रहा था, बोले हाथ में कैची थी उसके और गलाफ को काट रहा, गलाफ बहुत मोटा होता कटता नहीं, सिल्क का बना होता, वो काटने की कोशिश कर रहा था, बोले क्या अजीब बात है, क्या अजीब बात है। और रुकन यमानी है, वहाँ थोड़ा सा रश कम होता है, जब आदमी पलटता है वहाँ खड़े रह के देखिए, वो पता नहीं कफन लाते हैं जो दफन होने वाले, वो मलते हैं अहराम को अपने उस पर रगड़ते हैं, कुरेत कुरेत के सीमेंट निकाल कर खाते हैं काबे का। बहरहाल वहाँ बहुत लोग धक्का भी फिर भी उतते, उसमें भी आप देखिए कुछ तो भी लाकर मार के उसका निकालना चाहेंगे, सुभान अल्लाह। या आप बर्बाद कर रहे हैं, या आप चीज़ों को ख़राब कर रहे हैं, या फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा हुक्म दिया था मदीने में भी आप जाए तो बहुत से मुकाम आते, जैसे आप को जिस कुएं में आप सल्लल्लाहु अपना लुआब डाला, जैसे उसका पानी पहले कड़वा था बाद में मीठा हो गया और उसी से आपको गुस्ल दिया गया, वो भी आ जाए, लेकिन सब हुकूमत ने छुपा दिया, ऐसे 50-50 फीट दूर जालियां लगा दी सब पे, क्यों, तो उनको अंदाजा है कि बरे सगीर के लोग और अहले बिदत आकर यहाँ क्या करेंगे। तो बहुत से लोग चिढ़ते हैं, सलमान फारसी रजी उनका बाग आज भी है, जिसमें आप सबने एक मरतबा फरमाया था, एक साहबी को जख्म हुआ था, आपने कहा वहाँ की मिट्टी लाकर लगा, अब वो खाके शिफा है बोलकर जो पीछे लगे कि बड़े बड़े गड्ढे कर दे रहे थे वहाँ, नहीं शिफा है, भर भर के ला रहे, टिक्कियाँ बेच रहे उसकी, ऐसे छोटी छोटी गोलियां बनाकर खा रहे, उसको पता नहीं क्या कर रहे, हुकूमत ने उस बाग को बंद कर दिया, कहा इनको क्या ज्यारत करने देंगे। मतलब ये तारीखी मुकामात है, लेकिन अगर आप ऐसे सलूक करेंगे उनके साथ तो क्या हुकूमत आपको बर्दाश्त करे, गढ़े कर दे रहे। बल्कि आप इसी तरह जो है मदीना जाए तो जो है जो कब्रस्तान है मदीना के सामने जो है जन्नतुल बकी जिसको कहते हैं, बकी गरखत जिसको कहते हैं, बकी में आप जा सकते हैं, इसमें हजारों हजारों सहाबा की मज़ार है, इसकी भी ज़्यारत आप कर सकते हैं जाकर, और सहाबा के ऊपर जो है आप सहाबा के लिए दुआ कर सकते हैं, जो खबर वालों के लिए दुआ होती है वो दुआ कर सकते हैं। ये बात थी हुकूमत ने, लेकिन वो भी बंद कर दे, इसलिए कि खबर जाके ज़्यारत करना तो दूर, उनके लिए दुआ, उनसे दुआएं मांग रहे हैं और मट्टी खोद खोद के खबरों से ले जाते थे, मट्टी खोद, एक खबर है जिसे बता हजरत अली की खबर है, पता नहीं था वहाँ से मट्टी खोद खोद के ले जा रहे हैं, हालांकि हजरत अली की खबर कहाँ है किसी को नहीं पता है। आपके दोनों बेटों ने साहेबजादों ने अंदाज़ा था उनके वालिद की क्या पोजीशन है, और लोगों ने आपको किस हद तक उठा दिया था और कैसे कैसे अकीदे रख लिए थे, दफनाया तो गया था एक जगह, लेकिन उसके बाद दोनों बेटों ने आपको खोदा और बाहर निकाल के दफना दिया, कहाँ किसी को नहीं बताया, दरख किसी को नहीं बताया, आपको निकाल दिया गया था जहाँ आपको दफनाया गया था वहाँ से। तो बहरहाल पता नहीं क्या क्या अकीदे, तो वो खबर की मट्टियाँ चुरा चुरा के ले जा रहे हैं, हुकूमत क्या करेंगी फिर, ऐसी अगर हरकतें होंगी तो वो कहाँ से खुला रखेंगी बकी आपके लिए, और कहाँ खुला रखेंगी, ठीक, वो तो जहाँ तक हो सकते फिर चीज़ों को बंद करती। तो इसी तरह जो है आप बदर जा सकते हैं, ठीक, बदर का मुकाम, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम बदर के शहीदों की खबरों पर ज्यारत के लिए जाते हैं, तो अगर आपको मौका मिले, लेकिन आपको उम्रे के वीज़ा में मौका नहीं मिलेंगे, अगर आप विजिट वीज़ा पे तो ये मौका मिलेंगे, उम्रे के वीज़ा में आप सिर्फ मक्का मदीना और बस बाहर वहाँ से हो जाएं, उसके लिए जद्दा ज़्यादा जद्दा से मक्का मदीना है और वापस जद्दा आएंगे, उससे अलावा या फ्लाइट होंगी आपके आगे उससे कोई स्टेशन अलग बात है वो नहीं मिलेंगे, लेकिन अगर आपके पास विजिट वीज़ा है आप जा सकते हैं तो यहाँ भी जाइए, इसलिए कि ये भी आप सुनना थे, आप शहदाए बदर की खबर पर आप गए थे, आप भी मौका मिले तो बहरहाल जा सकते हैं। बदर एक बहुत छोटा सा मुकाम है, बहरहाल जब मैं उम्र गया था तो मुझे एक मौका मिला था, बहरहाल चूंकि मैं उमरा वीज़ा पर नहीं था, विजिट वीज़ा पर था, तो मुझे मौका मिला था, मैं बदर गया, बहुत से लोग जाना चाहते हैं लेकिन वो बताते नहीं, लेकिन जो लोकल होते हैं, तो मैंने एक अरबी को वहाँ मदीना में पकड़ा जो जानता था, क्यों, तो बाकी लोगों को इल्म नहीं होता है, अरबों को इल्म होता है खास खास लोगों की कहाँ क्या है और क्यों उसको छुपाया गया, फिर मैंने उससे कहा कि मुझे बदर देखना है, चलो तो बहरहाल चूंकि मेरी फ्लाइट यांबो से थी आगे से थी तो बदर बीच में आता ही है, तो मैंने उसको मनाया, उसने कहा मैं ले जाऊंगा, तो बहरहाल उसने बदर भी ले गया। बदर का मुकाम आज बहरहाल जो वो एक पहाड़ था जिसकी वजह से उसको बदर कहा जाता, हुकूमत ने जो है उस मुकाम को पूरा एक स्टेडियम बना दिया है, स्टेडियम फुटबॉल स्टेडियम है आज वो, ठीक, इसलिए कि लोग जाकर पता नहीं वहाँ क्या क्या हरकतें कर रहे हैं, उनको जोश आ जा रहा है, उनको वलवला चढ़ रहा है, पता नहीं कुछ भी कर रहे हैं वहाँ जाकर, حالانکہ نہ آپ کوئی کافر بچا ہے سعودی عرب میں, نہ کوئی وہاں بدر ہے, ٹھیک, لیکن خامخواہ کے جوش میں آ کے پتہ نہیں کچھ کر رہے, مٹی کھود رہے, فلاں کر رہے, تو حکومت نے کیا کیا, پورے میدان جہاں جنگ بدر ہوئی تھی ابھی وہاں ایک اسٹیڈیم ہے, بہترین اسٹیڈیم ہے, انہوں نے اس کو بنا, مطلب انکلوجر کر دیا, بند کر دیا اس کو, میچ ویچ نہیں ہوتی چونکہ بدر بہت چھوٹا سا بہت بڑا شہر نہیں خریا ہے, خالی اس کو تاکہ ختم ہو جائے وہ مسئلہ, اس کو پیک کر دیا. اور شہداء بدر کی جہاں خبر ہے وہ کسی ایک پرسنل پراپرٹی ایک آدمی کی, بہرحال وہاں بھی مجھے جانے کا موقع ملا, ہم نے ان سے اجازت لی, لیکن بہرحال اہل خانہ نے اجازت بعد میں نہیں دی, ہو سکتا ہے ہندوستانی دیکھ کر اس نے منع کر دیا, بہرحال ہم نے اجازت مانگی ان سے, ہم گئے ان کو ریکویسٹ کی, تو پہلے تو بہرحال انہوں نے منع کر دیا, بعد میں کہا کہ گھر میں کوئی مرد نہیں, اس لیے ہم نہیں, چونکہ ان کا ایک پرسنل گھر ہے جس کے اندر آج وہ جو خبریں ہیں 13 صحابہ کی آج بھی ہیں, لیکن وہ ایک پرسنل پراپرٹی ایک شخص کی جس کے اندر وہ آتی ہے وہ خبریں, اور وہ جو ہے جس کو اجازت دے تو وہ اس کو ہی کرنے دیتے ہیں, تو بہرحال وہاں بھی میں نے کوشش کی لیکن موقع نہ ملا, تو آپ بھی کوشش کر سکتے, بہرحال موقع اگر مل جائے تو. یہ بھی سنت ہے آپ صلی اللہ علیہ وسلم بدر کے شہیدوں کے پاس جاتے تھے, اسی طرح احد کے شہدا کی مزارے بھی آپ کو ملیں گے احد سے قریب, آپ وہاں بھی ان کے اوپر جو ہے سلام بھیج سکتے ہیں, ان کے لیے دعائیں مغفرت اور خیر کی دعائیں کر سکتے ہیں, ٹھیک ہے. اور بھی بہت سارے تاریخی مقامات آپ کو یقیناً ملیں گے, جنگی خندق کے لیے کہاں خندق کھودی, کوئی آپ کو کوئی بھی اگر عرب ہوں گا تو آپ کو ضرور بتا دیں گے, آج کل وہ جنگی خندق میں جو خندق کھودی گئی تھی حکومت نے اس پر روڈ بنا دیا پورا, بالکل روڈ ہے وہ جو گزرتی ہے, تو وہ روڈ سے وہ گاڑی لے آ کے بتائیں گے یہاں خندق تھے, بالکل ایگزیکٹ وہ خندق پر, اور جو لوکل لوگ ہیں عرب ان کو پتا ہے کہاں کیا ہے, اور حکومت نے سیف کیا اس کو لیکن چھپا دیا ایک طرح سے, وہ جو کنواں تھا جس میں سے آپ سب پانی اس کو, مطلب بہت سارے اور بھی تاریخی مقامات ہیں, دیکھ سکے تو بہرحال آپ دیکھیے, لیکن بالخصوص میں سے جو سنت ہے وہ یہ ہے کہ آپ مسجد قباء ضرور جائیے, مقام بدر کی شہداء کی خبر زیارت ہو سکتی ہے آپ سب, وہاں آپ جا سکتے ہیں, احد کو آپ دیکھ سکتے ہیں اس لیے کہ احد جو ہے جنت کے پہاڑوں میں سے ایک پہاڑ ہے بہرحال, اور احد کے تعلق سے آپ نے فرمایا کہ احد ہم سے محبت کرتا, ہم احد سے محبت کرتے ہیں, اسی طرح جو ہے اور بہرحال چھوٹے موٹے بہت سے مقامات ہیں, آپ بہرحال تاریخی ہے حیثیت جو رکھتے ہیں آپ, بہرحال وہ تاریخی مقامات بھی وہاں اگر جانا ہو تو آپ ضرور بہرحال ان تمام چیزوں کو دیکھیے. تو یہ بہرحال مختصر سا کچھ غلط فہمیوں کا ازالہ اور کچھ حقیقتیں جو تھی کہ مسجد نبوی, اہل مدینہ اور مسجد نبوی کی زیارت کا طریقہ اور ان کی فضائل میں نے آپ کے سامنے رکھے. ابتدا یوں ہوئی تھی ان پورے واقعات کی کہ جو لوگ جانا چاہتے ہیں لیکن علم نہیں ہوتا, وہ سمجھتے یہ ضروری حصہ ہے, یا پھر جو غلط علم انہیں دے دیا تھا اس کے بنیاد پر وہ پریشان ہوتے ہیں, تو بس میں نے اس کی وضاحت کے لیے, چونکہ عمرے کو لوگ ماشاء اللہ آج کل بہت جا رہے ہیں, اللہ نے پیسے کی فراوانی دی اور اس سے بڑھ کر حج کی سہولت دی, یہ بڑا اہم چیز ہے, سہولت نہ ہو تو پیسہ بھی کیا کریں گا آپ کا, تو بہرحال یہ سہولت ہے تو اس کا فائدہ اٹھائیے جا کر, نہ کہ یہ کہ عجیب غریب, اس لیے کہ انسان کیلکولیٹو ہونا چاہیے, دنیا میں ہوتا ہے نا ادھر کتنا فائدہ ہے نفع ہے, سب اعمال میں بھی کیلکولیٹو ہوتا ہے, آپ کو ہندوستان میں اس کو بیچارے کو ضعیف حدیث بتایا تھا 50,000 نمازوں کا ثواب مسجد نبوی میں, اور مسجد نبوی جاتا تو وہاں سامنے بورڈ پہ لکھا تھا 1,000 نماز میں, تو بولتا ہاں یہ تو میں 50% ٹھیک ہے برداشت کر رہا تھا, مسجد حرام میں زیادہ رہتا تھا نا, پھر وہ آ گیا یار یہاں تو 1,000 کا ہے, ٹھیک. تو یہ خامخواہ کے جو فضائل بتا دیے گئے جو ضعیف اور بہت بہت تو موضوع ہے, ان سے اجتناب کریں, صحیح کیا ہے بات جانیں, تاکہ آپ جب اتنے بڑے سفر پہ اتنا پیسہ لگا کر جا رہے ہیں اس کا صحیح فائدہ بھی تو اٹھائیے, ورنہ علم نہیں کسی چیز کا, کیا کر رہے پتہ نہیں, کیوں جا رہے پتہ نہیں, بہت سے لوگ تو ایسے ہوتے ہیں عمرہ جا رہے شام میں فلائٹ ہے اور صبح وہ بولتے کہ عمرہ کیسا کرنا ہے, سبحان اللہ کیوں جا رہے ہو خامخواہ, پھر کیوں پیسہ برباد کر رہے ہو, جب تم ایک عبادت کے لیے جا رہے ہو تم اس کا طریقہ بھی نہیں معلوم, تیاری نہیں کچھ ہے نا, اس لیے کہ بہت بزی ہے دنیا کی زندگی میں, عجیب بات ہے, پھر جا رہے کیوں, نہیں بس اب سب جا رہے تو میں جا رہا ہوں, یہ تو کوئی وجہ نہیں ہوئی, یہ تو کوئی وجہ نہیں ہوئی نا جانے کی, کوئی ریزن ہی نہیں ہوا, کوئی ثواب بھی نہیں ملے گا آپ کو اس کا, سب جا رہے تو میں جا رہا ہوں, تو نیت بنائیے اس کے بعد علم حاصل کیجئے اور اس علم کے بنیاد پہ کام کریں گے تو مضبوطی رہیں گی, ورنہ وہاں شک میں پورے زندگی, مطلب انسان جا رہا ہے 40 دن عمرہ چھوڑی حج, جو بھی عمرہ کو جائیے حج کو جائیے, پورے 30-40 دن شک میں اور پوری زندگی شک میں گزارتا ہے, معلوم کتنے اتنے بڑی ایک فریضہ ادا کرتا ہے اور پوری زندگی شک میں گزارتا ہے, معلوم میں نے حج میں یار وہ کام کر لیا تھا اس پہ دم واجب ہوا نہیں ہوا, پوری زندگی بولتا تھا لوگوں کو یار میں نے ویسا کیا تھا دم آئن, مطلب ایک عبادت کی وہ بھی شک میں, عبادت یقین کے ساتھ ہونا چاہیے, شک میں عبادت اللہ قبول بھی نہیں کرتا ہے یقین کے ساتھ, اس لیے آپ سے فرمایا نماز میں جب شک ہو تو شک کو نکال دو, یقین کر لو 2 ہوئی 3 ہوئی 4 رکعت ہوئی, یقین کر لو, شک نکال دو اور سجدے سہو کر لو, شک میں مت کرو عبادت, تو پورا عمرہ شک میں پورا حج شک میں, حالانکہ اتنے گنے چنی دعائیں ہیں, گنے چنے الفاظ ہیں, گنی چنی عبادتیں ہیں, اس میں بھی شک میں, اس لیے کہ کچھ لوگ ہمیں چاہتے نہیں کہ ہم خود سے سیکھیں, وہ ہمارے ٹھیکیدار کانٹریکٹر بن چکے ہیں, وہ چاہتے ہیں کہ ہم مکمل ڈپینڈنٹ رہے آپ پر, ڈپینڈنسی رکھ دیں, اور وہ اپنی ڈپینڈنسی کو ختم نہیں ہونے دینا چاہتے, ایسا کیسا ہوں گا کہ آپ اپنا عمرہ اتنے آسانی سے کر لے جب تک میں اہمیت نہ بتاؤں, ارے عمرہ کو جا رہے, ارے جناب عمرہ جا رہے 4-5 دن میرے گھر آئیے یا مجھے بلائیے اپنے گھر, تمہیں کچھ سکھانا پڑے گا آپ کو عمرہ کیسا ہوتا ہے, ہارڈلی آج کے اتنے رش میں بھی 35-40 منٹ میں ایک صحت مند آدمی عمرہ کر سکتا ہے, और एक बीमार भी हो तो एक से डेढ़ घंटे में कर सकता है, इससे बड़ा कोई अमल नहीं हो। इस अमल के लिए क्या होगा, क्या तैयारी होगी? हाँ ये बात तो जो है वो तो सीखना पड़ेगा ना, लेकिन लोगों ने डिपेंडेंसी के लिए आपको इतना डरा है, नहीं 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 इतना आसान थोड़ी आप आ जा रहे, वो तो आपको सीखना पड़ेगा, आना पड़ेगा, फिर आप उसको बुलाओ, तीन चार दिन दावतें दो, तो फिर वो आपको सिखाता है कि फला है फला, डिपेंडेंसी खत्म नहीं होने देते लोग अपनी। ऐसा नहीं, देखिए मैं ये कहता हूँ शरीयत में जो लोगों के लिए ज़रूरी है जानना, अपने फ़राइज़ को कैसे तकमील तक पहुँचाइए, हम सब के लिए फ़र्ज़ है सीखना, कोई आलिम कोई उसकी ज़रूरत नहीं है, हमको सीखना पड़ेगा। हाँ इसके अलावा जो पेचीदा मामले और मसाइल होते हैं वो आपसे रुजू कीजिए ना, लेकिन हर चीज़ में अगर मैं रुजू करूँगा और हर चीज़ में लोग चाहेंगे कि डिपेंडेंसी उन पर रहे, लोग खुद मुख्तार होकर काम ना करें, कैसे चलेंगी दुनिया? अंदाज़ा लगा कि हर चीज़, और हुआ ना हमने एक पेशा बनाया, उस पेशे वालों को जिम्मेदारी दे दी फलां, और इस बात को जो है डॉक्टर इसार अहमद जो बार बार कहते थे कि मुल्लायत ये पेशा निकाला किसने मुझे समझ में नहीं आता है, कि आज हर चीज़ का जिम्मा उसने लिया, जैसा कामकाज का लोग जिम्मा लेते हैं, भाई बच्चा पैदा हुआ फलां अमल है उसका आप कर दीजिए, बच्चे के फलां हैं आप आकर ये कर दीजिए, घर में इंतकाल हो आप आकर नहला दीजिए, घर में फलाएं जनाजे की नमाज आप, ये सब तो हमको करना है, क्यों क्रिएट किया गया? वो कहते एक पेशा निकाला गया, अब जब निकाला गया तो उन लोगों ने आपको कभी इंडिपेंडेंट होने नहीं देंगे, इसलिए कि अब उनकी डिपेंडेंसी आप पर आपकी उन पर उन्होंने कर दी, इसलिए कि आपके बगैर उनका घर नहीं चल सकता, तो उन्होंने आपको अपने ऊपर डिपेंड कर लिया, और आप मुकम्मिल तौर से पूरी नहीं, वो मौलाना करेंगे ना, दिन का काम होना, हम नहीं कुछ, हम ना सोचते ना समझते इस मामले में, बस मौलाना जो बल्दी हो रहा, फिर उन्होंने जब आपकी डिपेंडेंसी देखी, जो हकीकत पसंद थे सही लोग थे अलग बात है, हक वाले बाकी लोगों ने फिर आपका फ़ायदा भी उठाया ना, आपके हलाल माल को हराम खाने के जरिए निकाल, फिर फितने फसाद और जितने रस्म रसूमात खाने पीने नियाज मन्नत मुरादे सब क्या है, डिपेंडेंसी का नतीजा। तो एटलीस्ट अपने फ़राइज़ में हम निकले, ये हमारा अपना जिम्मा है, हमको करना है, और अल्लाह और उसकी शरीयत पूरे इंसानों को देखते हुए बनी हुई, अल्लाह ने बनाया ना, तो जाहिर सी बात है हर अमल इतना आसान बनाया होगा कि सब इंसान समझ सके और कर सके, हो ही नहीं सकता कि इतना पेच, हाँ थोड़ा सीखना पड़ेगा ना, मैं कुछ नहीं करूंगा बस तुम मेरे आगे चलो, अन्य मैं पीछे चलूंगा, ऐसा कैसा हूँ? और फिर जो सब करते इंसान वो करने लग जाता, मान जो सब कर रहे वो कर रहा हो, कोई उसको समझ नहीं क्या करना, अरे मैं वहां क्या सब ऐसा कर रहे थे मैं भी ऐसा कर रहा, क्यों सब गलत थोड़ी हो सकते, अरे मेरे भाई वहां सब कुछ भी करते हैं, तो जब आपको इल्म होगा और जब अमल करेंगे तो इतने मुतमईन होंगे इस इबादत में आप, वरना आप देखेंगे फ्लाइट में चढ़ते ही जो चौंकियां चालू होंगी, अरे तूने दो रकात नहीं पढ़ा, तूने पढ़ा का नहीं, गुसल यहां लेना था तूने वो कर दिया, आराम बांध के आना था, वहीं से झगड़ा शुरू, वहीं से झगड़ा शुरू। अब आप परेशान, अगर इल्म नहीं आपको तो यार मौलाना ने ये बोले थे, नहीं तो ये बोल रहा, यहाँ पूरे मिलकर ये बोल रहे, वहाँ फला ये हो रहा, और ऐसी कश्मकश कि उतरने से लेकर आपका उमरा भी शुरू भी नहीं हुआ तो वहाँ चालू, ये ऐसा नहीं चलता वैसा चलता, तेरी चप्पल फला है, तेरा बेल्ट ऐसा हो गया, क्यों नहीं सीखा आपने सब चीज़ें कि ये चीज़ ऐसी होना और ऐसी नहीं होना, खत्म, इतनी दो बातें ना, वजू ऐसा होता और इनसे टूट जाता, इतना ही सीखना है ना आपको, इतना भी नहीं कर पाएंगे तो कैसा चलेंगे? अब जब आपको मालूम होगा वजू ऐसा करते हैं और ऐसा टूट जाता है इन बातों से, तो अब आप कितने मजबूत होंगे इस मामले में? कोई आके अरे वजू टूट गया बोलेंगे, नहीं वजू इतने चीज़ों टूटता, मेरा ये काम नहीं हुआ। कोई कहेंगे वजू में ये चीज़ कम थी, आप कहेंगे नहीं वजू में सिर्फ इतनी चीज़ें मुझे पता है, समझ रहे ना, मजबूत होना, और इल्म में मजबूत होने से आपको इबादतों में मजबूती आती है, तकवीत पैदा होती है। तो जब आप इतने बड़े काम के लिए इतना पैसा खर्च करके जाते हैं उमरा और हज के लिए, क्यों नहीं उसकी तैयारी पहले से करके खुद सीखते हैं, खुद समझते हैं? वरना जो शुरू होता है उमरा जाने से, फ्लाइट से शामों, तो वो वहाँ ऐसे झगड़ों में बदल जाती है कि बहरहाल बहुत सी बार होता है, यहाँ फ़ोन भी आते हैं, पिछले साल ऐसा हुआ कि बेचारा एक अजीब वाक़ा हुआ, इल्म नहीं होने से मसाइल होते हैं, कि वहाँ गए 200 लोगों का ग्रुप था, 200 लोगों पर एक आलिम साहब होते हैं वहाँ, बहरहाल वो कहाँ चल जाते हैं मौलिम जाने के बाद तो पता ही नहीं चलता, फिर फ्लाइट में मिलते हो जाते वक्त, तो फ्लाइट नहीं मिलते आते वक्त, बहरहाल मौलिम होता है, तो 200 का एक ग्रुप था, औरंगाबाद के बेचारे लोग थे। अब मुझे फ़ोन आया तकरीबन 9:30 बज रहे होंगे और वहाँ 12 बज रहे होंगे, मतलब 12 बजे मुझे फ़ोन आया तकरीबन रात में, कि वो मसला ऐसा है कि हमने टोकन ले ली, हज हो गया, कुर्बानी के टोकन, समझ रहे आप, दो तरह होता है, एक तो ये होता है कि आप खुद जाके अपनी कुर्बानी करें, दूसरा ये होता है कि हुकूमत आपको टोकन देती है, और टोकन पे लिखा होता है कि 10 बजे आपकी कुर्बानी हो जाएंगी तो आप बाल निकाल सकते हैं, 11 बजे आपके हो जाएंगे आप बाल निकालो, जो भी है वो दे देते हैं ईद के दिन। अब मसला ये हुआ कि यहाँ जो सिखाया जाता है हज कमेटी की तरफ से, या जो बातें हो रही है, या जो वो डिपेंडेंसी जो खत्म नहीं होने देना चाहते, बोलते नहीं अपनी कुर्बानी अपन करना, क्या मानूँ वो करते नहीं करते, अरे भाई 20-20, 30-30, 40-40 लोग आए हुए हैं, अगर सब यही सोचे और 40 लाख लोग कुर्बानी करें तो कैसा हुकूमत संभालेंगे, अब अंदाज़ा लगाइए क्या हालत हो जाएंगे, और कहाँ से लाएंगे इतना बड़ा इलाका जहाँ 40 लाख लोग अपनी कुर्बानियाँ करें? उन्होंने एक सिस्टम बना दिया, एक टोकन देते, नहीं नहीं क्या भरोसा, होती नहीं होती, करते नहीं करते। अब वो बैच पे शुरू हुआ तो कुछ लोग जो यहाँ से गए थे मुझसे पूछा, मैंने कहा बिल ले लेना, बैच ले लेना, कोई मसला नहीं, इसलिए कि कहाँ तुम जाओगे, और अपने हमको आदत भी नहीं होती ना कुर्बानी करने की, तो क्या होता, बहुत मुश्किल होता, फिर शक में रहते हो बराबर सल्ला हुआ नहीं हुआ, वो डेढ़ छुरी में होना आधी छुरी में होना, अरे पता नहीं मैंने क्या कर दिया कि मेरा हज हुआ क्या नहीं, फिर शक। तो मैंने कहा आप दे दो उनको, मशीनें बड़ा अच्छे से सफाई से कर देते, उन्होंने जो टाइम दिया उसके अच्छा, तुम डर लग रहा ना उस टाइम पर अगर नहीं हुई तो आधा एक घंटा लेट करो ना, बाल निकालो, क्या मसला कुर्बानी। लेकिन बहरहाल वो टोकन ले ली, लेकिन अब वहाँ मसला खड़े हो नहीं, आलिम सामने तो बोले थे अपना खुद करना, तुम लोगों की नहीं होंगी। अब ये चार पांच ही बच्चे थे और वो पूरे तकरीबन 200-100 लोग जो एक जगह रहते थे पूरे एक होटल में, सब बोल रहे नहीं तुम गलत है, अभी बेचारे परेशान हो। तो इन लोगों ने बोले नहीं हम गलत नहीं है, चलो मुफ्ती साहब, अब इन्होंने बोले हम गलत नहीं, हम मुतमईन है अपने अमल से, हम सो जा रहे हैं। अब इनको काम हो रहा है ये मुतमईन है अपने अमल से, नहीं तुम कहते मुतमईन है, उन्होंने कहा हमारा हज खराब होगा ना, हमारी कुर्बानी खराब होंगी, आपका क्या जा रहा, नहीं ऐसा नहीं, चलो मुफ्ती साहब क्या तुम बहुत ही बिगड़े दिख रहे, पहले दिन से बिगड़ी हरकतें कर रहे, पहले दिन से हमारी कोई बात नहीं सुनते, पहले दिन से हमको ये कर रहे, पहले दिन से ऐसा बोलते, हालांकि बच्चे इनको कुछ नहीं बोल रहे लेकिन वो खुद कर रहे थे, इनको परेशानी चूंकि ये लोग भी सीख के नहीं गए, मुतज़ब परेशान, ये ऐसा कर रहा वो ऐसा कर रहा, क्या करूं, टॉस करते हैं, ये कर रहे ज्यादा कर रहे तो कर लूं क्या, यहां खड़ा के देखो कर लूं क्या, वो करते हैं, इतनी अफजल इबादत में आप सीख के नहीं जाते, अजीब बात। तो आधी रात होगी, बहरहाल वो पूरे लोग मिले और 150-200 लोग वहां चले गए, खटका दिए, और वो बेचारे मुफ्ती साहब ने किताब भी लिखी थी कि आपने कुर्बानी खुद करना, हुआ ये लोगों पर एतमाद नहीं करना, सऊदी हुकूमत इनका मसला अलग है, ये फला है, ये ऐसे वैसे है, और अपनी कुर्बानी खुद करना, उन्होंने किताब भी लिखी ऐसी है। अब बहरहाल वो किताब में भी था, मुफ्ती साहब खुद भी उस वक्त हज में थे जिनकी किताब थी माशाल्लाह, तो लोगों ने कहा चलिए मुफ्ती साहब क्या। जब मुफ्ती साहब के पास गए, बहस मुफ्ती साहब पब्लिक आई, कहा ये बच्चे सुन रहे नहीं है, फला है, पहले दिन से ही ऐसा कर रहे और अब टोकन ले लिए उन्होंने, अब ये तो हुआ क्या, वो बच्चों के टोकन लेने से इन सब के मुंह में पानी आ रहा, कितनी आसानी है टोकन ले लिए तो वो सब कर रहे हैं, अभी सुबह उठो लाइन में लगो जाओ सल्ला, बहुत मुश्किल होती तो परेशान। अब मुफ्ती साहब बोले हाँ ठीक है, मुफ्ती साहब क्या बोल सकते, इसलिए कि उन्होंने पहले लिख दिया, काला पीला लिखना बहुत खतरनाक चीज़ होती, इसलिए कि काले पीले अल्फाज रहते आपके, आप बच नहीं सकते। तो बोले हाँ वो तो नहीं कर सकते, वो उनकी बात ही चल रही थी कि पीछे से एक शख्स आया, मुफ्ती साहब आपका टोकन मिल गया सुबह 12 बजे का। मुफ्ती साहब बिल्कुल परेशान हो गए, अब क्या बोलते हैं। तो बोले हाँ मेरा एक से जायद वाला हज है ना, तो मेरे लिए चल जाता, आपका पहला है तो मुश्किल है आप लोगों के लिए। अच्छा एक से ज्यादा हज करे तो टोकन वाला सिस्टम चल जाता और पहले हज में नहीं चलता, समझ रहे आप। तो ऐसा होता, देखिए वो शख्स ने, मैं इसलिए वाकया सुना कि उन्होंने जो बात कही थी खुद उस पर अमल पैरा नहीं थे, कम से कम अगर मैं कहूँ तो अमल पैरा तो, या फिर ये कहूँ कि मैंने वो फतवा दिया था लेकिन अपने फतवे को मैं बदलता हूँ आज, मेरे से गलती हुई, ना गलती का इजहार किया ना कुछ, और अपनी टोकन लेके देखो कितना आसानी से सो रहे थे और दूसरे लोग रात में 12 बजे झगड़े कर रहे हैं वहाँ की तुम्हारी हुई हमारी, सब लोग खामोश हो गए, सबको पिक्चर क्लियर हो गया कि क्या हुआ इतने दिन में, अगर आज ये हालत थी जो आखिरी टाइम था तो 40 दिन में जो जो हुआ होगा, जो जो बोले इसकी क्या हकीकत होंगी, एक शक तो पैदा हो जाता जब मैं आप पर एतमाद करो और आप आखिर में कुछ छोड़ धोखा दे दे, तो मुझे लगता पूरा अमल में धोखा था, पूरे लोग अपने मशकूक शक में, फिर उनसे पूछ रहे बेटा हमारा वो हुआ होगा हमारा वो, तुम सही बोल रहे थे, तुमने ये बात भी सही बोली थी, वो वहाँ अरब लोग भी यही बोल रहे थे, उन्होंने किताब दी उसमें भी ये था लेकिन हमने नहीं सुने, फिर पछताते, फिर दूसरे हज के लिए बहुत से लोग फिर जाते नहीं, पहला मेरा बराबर नहीं दिख रहा था, अब करके पूरा बराबर आऊंगा, ये कोई हज कोई चांस मारने की चीज थोड़ी, पहला बराबर नहीं हो फिर दूसरा करूँ, मौका ना मिले तो क्या आप इसी शक में मर जाएंगे, हज नहीं हुआ आपका, नहीं ऐसा नहीं होना। इबादतों को अपनी मजबूत कीजिए, इल्म हासिल कीजिए, इल्म ऐसा इल्म जो सही गलत का आपको बता दे तो आप मुतमईन रहेंगे अपने हज के मामले में। अच्छा तो क्यों इतनी अफजल इबादत के लिए हम जा रहे हैं लेकिन उसके लिए तैयारी नहीं करते हैं, पता नहीं क्यों, और करते भी तो अजीब गरीब एक जहन लेकर तासुब के साथ, ऐसा कुछ भी नहीं, याद रखिए हज उमरा बहुत आसान अमल है लेकिन इतना भी आसान नहीं कि आप बस उठे 5 मिनट में सीखा चले गए, लेकिन तैयारी तो कर सकते हैं ना, एक 15 दिन 10 दिन पहले से कि ऐसा ऐसा इसके मसाइल क्या हो सकते हैं, इसका फलां क्या हो सकता है ना, इतने मुसीबतें इतनी परेशानियां ऐसी ऐसी हरकतें, खास तौर से जब मीना में रुके हैं तो इतने फ़ोन आते हैं IRCTC में कि ये कुछ लोग जो है जमात बना मिला कर पढ़ रहे हैं नमाज़, खसर कर रहे हैं, हम करना नहीं करना, हमको तो बोले पूरी पढ़ना है ना, जबकि वहाँ आपको खसर करना है, खुद उस शहर के मुखीम ने खसर की, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उस शहर के थे मक्का के, आपने खसर की, तो जब मुखीम खसर कर रहा है तो मुसाफिर के लिए तो खसर तो है, मुसाफिर नहीं भी है और मुखीम भी है उस शहर के तो भी करना, इसलिए कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मक्का के थे मुखीम थे, तब भी आपने क्या किया वहाँ खसर की और जमा किया नमाज को, तो जब मुखीम कर रहा है जिस शहर का वो है तो हमारे लिए क्या, और वो नबी है, चाहे अगर वो मुखीम ना भी होते और करके बताए तो हमको करना है, तो क्यों पता नहीं अजीब अजीब मामले हैं कि पूरी नमाजें पढ़ रही, हम तो पूरी पढ़ेंगे, और ऐसे ऐसे बातें कि जिसकी बहरहाल कोई इंतहा नहीं, उनके पीछे जुमा नहीं होती तो अपनी जुमा बना रहे हैं, एक जुमा हो रही है उसके अपने जुमा पढ़ रहे हैं, नहीं मस्जिद पता नहीं क्या क्या है, तो बहरहाल इसे बचने की कोशिश करिए, ये सब बातें ऐसी होती, हो सकता है कुछ पेचीदा मसाइल आ जाए, एक अलग मसला, लेकिन हर छोटी छोटी बात को आप इल्म ना हासिल करें ना सीखें और चले जाए تو بہت نقصان ہوتا ہے. پچھلی بار ایک واقعہ ایسا ہوا بیچارے ایک صاحب کا کہ وہ حج تو کر لیا, اب حج کرنے کے بعد جو ہے آخری جو طواف ہوتا ہے طواف افاضہ جو طواف ہوتا ہے وہ رک نہیں یاد رکھی حج کا, اس کو بہرحال دوسرے الفاظ مجھے نہیں معلوم اور الگ الفاظ ادا طواف افاضہ بولتے عربی میں, لیکن اور ایک الفاظ سے ہمارے پاس جنرلی جو سکھایا جاتا ہے اس کو ایک الگ مجھے یاد نہیں آ رہا, طواف ودا شاید ودا بولتے ہیں اس کو, طواف زیارہ نہیں ہے ودا, اس طواف افاضہ جس کو عربی میں بولتے ہیں. طواف افاضہ سے پہلے اس خاتون کو حیض آ گیا, وہ بھی حج کے لیے گئی تھی, اب ان کو مسئلہ نہیں معلوم تھا, اب انہوں نے پوچھنے میں بھی شرم کی اور نکل بھی گئے وہاں سے, ظاہر سی بات ہے اس خاتون کا حج نہیں ہوا چونکہ اس کو وہاں رکنا پڑتا تھا, پھر وہاں رک کر وہ انتظار کرتی اور اس کے بعد وہاں سے جو ہے طواف کر کے نکلتی, لیکن انہوں نے نہیں کیا. جیسا کہ آپ صلی اللہ علیہ وسلم کہ ایک مرتبہ ایک بیوی صفیہ رضی اللہ عنہا کا معاملہ تھا, وہ روتے بیٹھی, وہ جو وہاں رکی تھی آپ صلی اللہ علیہ وسلم پوچھا کیا بات ہے صفیہ, کیا تم نے جو ہے طواف ودا مطلب جو زیارہ مطلب جو رک نہیں یاد رکھی, کرنا چاہیے رک نہیں, اگر اس سے پہلے حیض آیا تو بھرا نکل سکتی ہے وہ رک نہیں ہے, لیکن طواف افاضہ رکن ہے, تو کیا تم کیا صفیہ کو کیا ہوا, تو کہا انہوں نے طواف نہیں کیا, تو کہا کیا صفیہ ہمیں روک لیں گی, مطلب صفیہ کی وجہ سے ہم جا نہیں سکتے نا اس لیے کہ, تو کہا اس کا طواف افاضہ ہو گیا, تو کہا پھر مسئلہ نہیں پھر چلو. لیکن اس سے حدیث سے ایک بات پتہ ہی چلی کہ اگر طواف افاضہ نہ ہو تو آپ نے کہا کیا صفیہ ہمیں روک لیں گی, ہم کو رکنا پڑے گا صفیہ کے پاک ہونے تک اور پھر سے کرنے ہے نا, تو ان کا کام تھا پھر وہاں رکتے, حالانکہ وہ مدینہ گئے وہاں سے نکل کر, کیوں وہاں سے گئے, وہاں رکتے پھر انتظار کرتے اس کے پاک ہونے کا اور اس کے بعد پھر وہ کرتے طواف افاضہ, سمجھا؟ تو اب اس کا اس خاتون کو نہیں بلکہ اب ان پر دم بھی واجب ہوا. اب میں نے کہا پھر جب آ کر پوچھا تو میں نے کہا بھائی وہاں جانور دم کرنے لگا اس لیے کہ آپ پہ دم واجب ہے اور آپ کا حج نہیں ہوا اس خاتون کا, ٹھیک ہے. تو دیکھیے کہ ایک مسئلہ کا علم نہیں ہونے سے ان کا اتنا مال آدمی ظاہر سے حج کے لیے بار بار جانا ہو سکتا ہو بھی نا, خیر اللہ ان کی نیت کا اجر دے, لیکن حج تو نہیں ہوا, خالی نیتوں سے اجر تو نہیں مل جائیں گے, نیت کی اچھی تھی حج, لیکن ظاہر سی بات علم اور یہ علم جو بیسک رکن ہوتے ہیں نا یہ سیکھنا پڑتا ہے آپ کو, شرائط جو ہوتے ہیں وہ جاننا ضروری ہے, جیسے نماز کی کیا شرائط ہے, کن چیزوں کے ہونے سے ہونا ضروری ہے, کن چیز کون سی چیزیں جو نہ بھی ہو تو چل جائیں گا, یہ معلوم ہونا ضروری تھا. تو بہرحال اتنے ہم سفر پہ جاتے ہیں اتنا مال خرچ کرتے ہیں اور چھوٹا موٹا جو علم جو آپ کتابیں پڑھیں تو سب مل جائیں گا آپ کو, ماشاء اللہ ایسی اچھی اچھی کتابیں لکھ دی جا چکی ہیں جو آپ پڑھ سکتے ہیں, لیکن پتہ نہیں کیوں ہم اتنا پیسہ تو خرچ کرتے ہیں لیکن 100 روپے کتاب لینا جان پہ آتی, ہزاروں لاکھوں اس میں لگاتے ہیں لیکن آٹھ آنے یہاں خرچ نہیں, عجیب مطلب ایک مزاج ہے انسان کا کہ انسان جو 1 لاکھ روپے پہ خرچ کر کے فلاں گاڑی لی اور اس میں 70 روپے کا پیٹرول ڈالنا اس کو جان پہ آئے, تو کیوں اتنا پیسہ خرچ کیا اس گاڑی میں, سفر کر رہے ہیں حج کو جا رہے ہیں, سیکھیے اپنی عبادتوں کو اور ایسا سیکھیے کہ آپ بالکل پختہ ہو اس عبادت میں اور یقین کے ساتھ کریں, تو جو لوگ سیکھ کر جاتے ہیں نا بالکل یقین کے ساتھ کرتے ہیں لوگ ان کو دیکھتے ہیں تعجب سے, ارے ایسا کیوں, اور باقی آپ دیکھیں گے اکثریت کشمکش کشمکش پریشانی اور ہر آدمی سے میں یہ کروں کیا, انہوں یہ بول رہے, ان سے پوچھے یہ کروں گا, انہوں یہ نہیں بول رہے, اب تین لوگوں نے یہ بولے ایک لیے نہ, مطلب تین جو بولے چلو مطلب ڈیموکریٹک سسٹم جو زیادہ بولے وہ کر لو, اب ان وہاں جائیں گے پھر وہ کیسا کریں گے, سب جو کرے اپن وہ کر لیں گے, ٹھیک ہے وہاں گئے اور سب جو کرے شروع ہوگا, ابھی کیسے ہو سکتا ہے, کیسے ہو سکتا ہے, لوگ کچھ بھی کرتے ہیں, لوگوں کو ذرہ برابر بھی علم نہیں, ایسا لگتا کبھی ایک بار تو اتنی جہالت رہتی ہے, سلے ہوئے کپڑے پہن کر بھی لوگ جو حج اور عمرہ کرتے ہیں جبکہ آپ سامنے کپڑے میں کیا, سلا ہوا کپڑا نہیں پہن سکتا کسی چیز کی سلی ہوئی, سلے ہوئے کپڑے پہن کے فرسٹ کلاس احرام سلا ہوا ہے, اس کو ٹاکے دیے ہوئے بیل بوٹے ہیں اس پہ پتہ نہیں, اور مرد کے لیے تو خاص طور سے ہر چیز اس کا احرام جو ہوں گا, عورتیں سلا ہوا پہن سکتی مرد نہیں پہن سکتا, پہن کے گھوم رہے ہیں, تو بہرحال عجیب غریب چیزیں بہرحال لوگ کرتے, یہ صرف لاعلمی سے ہماری اپنی اپنائیوی جہالت سے اور پتہ نہیں اسے کیا کیا نتیجے ہوتے. بس ایک واقعہ سنا کے بعد ختم کروں گا کہ لوگ اتنا بڑا کام کرتے ہیں لیکن ان کو علم نہیں ہے, علم حاصل کیجیے. یہ واقعہ میں بار بار سناتا ہوں کہ ایک بار ایک صاحب مجھے سنانے لگی کہ میں حج کے لیے گیا, میں اس لیے بولے آپ کو سنا رہا ہوں تاکہ آپ کو اندازہ ہو کہ جہالت کیا ہوتی ہے, لوگ سیکھتے نہیں ہیں, اور دو عورتیں میرے آگے طواف کر رہی تھی حج میں, تو ایک عورت نے دوسری عورت سے پوچھی کہ یہ اس کے اندر کیا ہے, بولے یہ کالے ڈبے کے اندر, کعبے کے اندر کیا ہے جو بنا ہوا ہے کالی عمارت, یہ ڈبہ اس میں کیا ہے, بولے تو دوسری عورت بولی تے کو نہیں معلوم, مطلب میرے کو معلوم ہے دیکھو نہیں معلوم اس میں کیا ہے, اب وہ بولے کہ میں اتنا نزدیک تھا اور گھر سے طواف کرے اتنا رش ہوتا ہے تو سن ہی رہا تھا ان کی باتیں, وہ تیز تیز بات کر رہی تھی, کہ دیکھو نہیں معلوم اس میں کیا رہتا, اور ان کے لینگویج تو بہرحال اردو تھی میں سمجھ گیا انڈین ہی, دیکھو نہیں معلوم اس میں کیا ہے, تو بولے نہیں میرے کو نہیں معلوم, بولے ہاں اتنا آسان اس میں اللہ جانے کی خبر ہے, بولے ہندوستان میں طواف کس کا کرتے ہم, خبروں کا ہی کرتے نا, تو کہ دیکھو نہیں معلوم اس میں کیا ہے, اللہ جانے کی خبر ہے اس کے اندر, اللہ تعالیٰ کی خبر ہے اس کے اندر, دیکھو نہیں معلوم, اتنا سمپل فیکٹ, عجیب اندازہ. تو بہرحال اتنے بڑے عمل کے لیے ہم جا رہے ہیں, اور اگر یہ بھی نہیں معلوم ہو کیوں جا رہے ہیں کیا کر رہے ہیں, वो काबे को अल्लाह की खबर समझ रहे हैं। आस्थान, चूंकि हिंदुस्तान में आस्थानों पे तो हम तवाफ करते हैं ना, खबरों पर तवाफ होते हैं, उसको लगा बेचारी को सबसे बड़ी खबर अल्लाह की और यहाँ है, इसका तवाफ कर रहे हैं। तो बहरहाल इल्म बहुत ज़रूरी है, इल्म हासिल कीजिए। बस उसी के तहत मैंने चंद बातें आपके सामने मदीने के ताल्लुक से, कई मौका मिला हज उमरे के ताल्लुक से, और तफसीलात रखने की कोशिश करूँगा। अल्लाह ताला से दुआ है कि अल्लाह सुब्हान तआला जो कुछ कहा सुना गया उस पर अमल करने की तौफीक अता फरमाए। जब तक हमें जिंदा रखे इस्लाम और ईमान पर जिंदा रखें, जब भी हमारा खात्मा ईमान पर खात्मा हो। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, व अल्हम्दुलिल्लाह रब्बिल आलमीन। बिस्मिल्लाह रहमान रहीम, अल्हम्दुलिल्लाह व सलातु व सलाम अला खातमिन नबियीन वल मुरसलीन, रब्बि शरह ली सदरी व यस्सिर ली अमरी व हलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। कुछ सवाल आए हैं बहरहाल, मर्द जिनका सवाल हो बहरहाल वो जब उनके पास माइक लाया जाएंगे हाथ उठा। मैं ख़वातीन से पहले सवाल लेते हुए फिर इंशाल्लाह मर्दों से शुरू करता हूँ, इसलिए कि उमूमन ख़वातीन के सवाल मर्दों के मुकाबले में ज़्यादा होते हैं, ठीक। या हो सकता है मर्द बाद में आके बहुत से पूछते हैं, मौका यही रहता है आपको पूछने का ज़्यादा से ज़्यादा। हाँ, अगर यहाँ ना हो सके तो आप बहरहाल बाद में पूछ सकते हैं। उसकी वजह ये है कि अगर आप यहाँ पूछेंगे तो आपके एक डाउट से पता नहीं कितने लोगों के डाउट्स क्लियर हो जाते हैं। हो सकता है आपके लिए लगे कि यार मेरा अपना है, बहुत हो सकता है बहुत ही मामूली सवाल है, अच्छा नहीं दिखेगा, इन कई लोगों के होते हैं। फिर ये सवाल कट होते हैं या एडिट होते हैं और फिर नेट पर जाते हैं, तो पता नहीं कितने सौ और कितने हज़ारों लोगों तक बहरहाल ये सवाल के जवाब पहुंचते हैं और फिर वो उनको फ़ायदा होता है। तो गोया वो सवाल खासतौर से मत कीजिए, सवाल बना बना कर, ये गैर शरई और अच्छी बात नहीं है कि खासतौर से लोग यूँ ही सवाल बना कर पूछे। लेकिन अगर आपके जेन्युइन क्वेश्चन है तो आप ज़रूर पूछा करें बिना झिझक के, इसलिए कि पता नहीं कितने लोगों के डाउट्स, कितने लोगों के वो क्लियर होते हैं। सिर्फ इसमें नहीं, जब इसके डीवीडीज बन के जाते हैं, इसको नेट पे अपलोड होते हैं तो हज़ारों हज़ार लोगों तक जाते हैं। जैसा कि कुछ सवालात लोगों ने किए बहुत मामूली होते हैं, लेकिन जब उनके जवाब देते हैं पता नहीं नेट पे कितने हज़ार उस पे लोग देखते हैं उसको। तो बहरहाल आपका एक सवाल कई लोगों के सवालात को क्लियर कर सकता है इसके ज़रिए। तो बहरहाल कोशिश करें कि आप उसको खुद पूछें, वक्त ना हो तो बहरहाल बाद में पूछ सकते हैं, मना नहीं कर रहा। लेकिन बहुत से लोग मर्द पूछते नहीं, तो बाद में मेरे को ख़वातीन के ज़्यादा लेना पड़ते हैं और ख़त्म हो जाता बाद में बहुत से पूछते हैं। अगर आप पूछ ले तो अगर हम रिकॉर्ड करें तो इसके फ़ायदे बहुत ज़्यादा होते हैं, ठीक है। बहरहाल ख़वातीन में से कुछ सवाल आए हैं। किसी ने सवाल किया, तहियतुल मस्जिद की नमाज जब भी मस्जिद गए तो पढ़ना लाजिम है, अब अगर मगरिब की नमाज के लिए गए हो तो फिर मगरिब की जमात से पहले तहियतुल मस्जिद पढ़ सकते हैं क्या? क्योंकि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस भी है कि असर और मगरिब के बीच कोई नमाज नहीं, तो ज़रा तफसील और अच्छा समझाइए, इस मसले में बहुत कन्फ्यूज़ है। देखिए, सबसे पहली चीज़ तो ये कि आप सल्लल्लाहु अलैहि वसल्लम जब भी मस्जिद जाते तो तहियतुल मस्जिद पढ़ते, और अगर वज़ू करते मस्जिद में तो तहियतुल वज़ू का आपने हुक्म दिया। अगर मस्जिद में आप बैठते हैं तो तहियतुल मस्जिद और वज़ू के लिए पानी इस्तेमाल कर तहियतुल वज़ू करना चाहिए, सुन्नत है, ठीक। अब रहा मसला कि असर से मगरिब के पहले क्या करें, इसलिए कि उन्होंने कहा हदीस में है कि असर से मगरिब कोई नमाज नहीं, तो हदीस बिल्कुल सही है, असर से मगरिब कोई सजदा नहीं करना चाहिए। लेकिन मगरिब की अजान के बाद आप तहियतुल मस्जिद पढ़ेंगे ना, मगरिब के लिए आप जब जा रहे हैं तो मगरिब की अजान मतलब सूरज ग़ुरूब हो चुका होता है, सूरज ग़ुरूब हो चुका होता है, आप पढ़ सकते हैं। लेकिन इसके लिए ज़रूरी है कि उस मस्जिद में सबसे पहले तो वक्त दिया जाता हो नमाज के लिए, दूसरा वहाँ लोग इस मसले को समझते हो, वरना लोग आएंगे गर्दन पकड़ेंगे उठाएंगे टांगा डोली करके बाहर फेंक देंगे, बोलेंगे हाँ इमाम साहब से पहले अपनी नमाज अकेले अकेले जमात की जमात को तोड़ रहा और फलां कर रहा है ना, लोगों को इल्म नहीं है। क्यों? तो इसलिए कि जहालत आम है। अब चाहे वो जो भी मामला हो, नमाजें तो बहुत अजीब है, छोटे छोटे और बड़े बड़े फ़राइज़ नहीं मालूम, तो बाकी सब मसाइल बहुत दूर की बात होती है, ठीक है। तो ये बड़ी अहम चीज़ है, सब बंदी के आदाब क्या हो, सफ़े कैसी बने, नमाज कब होती है, अजान की क्या अहमियत, अजान होती तो बोलते हैं हाँ ये सब सही था, तो सही था सब, बोला हाँ फिर से पढ़ाओ तो फिर से पढ़ाएंगे, हाँ ये मत करो तो नहीं करेंगे, हाँ ये कर लो तो कर लेंगे, बस पब्लिक क्या बोल रही है हमको वो करना है, बाकी को मसला नहीं। तो ऐसा नहीं होना चाहिए। तो लिहाजा याद रखिए, मगरिब के लिए मगरिब होने के बाद ही अजान दी जाती है, अजान के बाद उसका वक्त दिया जाता है कुछ मसाजिद में, अगर जिस जगह वक्त दिया जाता है आप बिल्कुल पढ़िए, जहाँ वक्त नहीं जाता तो खामोखा आप पढ़ने की कोशिश मत कीजिए, इसके असरात बहुत उल्टे हो सकते हैं आपकी सेहत पर भी और बाकी आपके मामलात पर भी। तो मैं कहूँगा एहतियात ज़्यादा बेहतर है, लेकिन बिल्कुल आप पढ़ सकते हैं, मगरिब का वक्त हो जाता है उनको तहियत। दूसरा, तहियतुल वज़ू और तहियतुल मस्जिद जो है इसके तालों से बहुत से उलमा कहते हैं इसका वक्त नहीं, जब भी मस्जिद में जाओ पढ़ सकते हो, ये मुस्त एक्सेप्शनल होंगे बहरहाल। लेकिन अगर उसको माने भी कि सजदा जिस वक्त नहीं होता नहीं भी पढ़े, तो आप मगरिब से पहले जाएंगे तो मगरिब हो जाती है, उसकी कुछ मिनट बाद अजान होती है और कुछ मस्जिद में वक्त मिलता है तो पढ़ लिए, ना मिलता है तो आप जो है जमात के साथ खड़े हो जाइए, फिर बैठिए मत। कुछ उलमा ने कहा जब अगर आप तहियतुल मस्जिद नहीं पढ़ते तो उस मस्जिद में बैठिए मत, आप खामोखा नमाज की हद तक बैठिए फिर उठ जाइए। तो बहुत से लोग आप देखिए नमाज तहियतुल मस्जिद ना पढ़े तो खड़े रहते हैं मस्जिद में आकर, इसलिए कि फिर आप मस्जिद में बैठ नहीं सकते, उसको इस्तेमाल नहीं कर सकते, ठीक। खड़े रहिए फिर आप जाकर सीधा मगरिब में शामिल हो जाइए, मगरिब पढ़िए और फिर उसके बाद निकल जाइए, आपको निकल या नमाजें पढ़ना तो पढ़ लीजिए, फिर बैठिए मत उसमें खाली। मस्जिद को इस्तेमाल कर रहे खाली तो फिर तहियतुल मस्जिद बैठ पढ़कर ही आप बैठिए, चाहे फिर आप निकाह की मजलिस में जाए तब भी पढ़कर बैठना पड़ेगा आपको, इसलिए मस्जिद को इस्तेमाल कर रहे हैं आप तो बैठने से पहले तहियतुल मस्जिद, इसलिए कि मस्जिद का हक है, आप मस्जिद को इस्तेमाल कर रहे फर्ज नमाजों से हटकर तो पढ़ना पड़ेंगी। इसी तरह वजू के लिए पानी इस्तेमाल करें मस्जिद, तहियतुल मस्जिद ही पढ़ी फिर आप कि आपने पानी लिया, मस्जिद का इस्तेमाल किया, ठीक है। बहरहाल नफिल है और आप सब उसको किया करते थे हमेशा, ठीक है, तो कोशिश करें हम भी इस तरह से इसको करें, तो कन्फ्यूज नहीं होना चाहिए आपने। मगरिब का वक्त होने के बाद वक्त मिले तो आप पढ़ लीजिए, किसी मस्जिद में जगह और सिस्टम होता है लोग देर से पढ़ते तो अलग बात है, नहीं है तो फिर आप जमात में सीधे खड़े हो जाइए। जी जी भाई ने एक सवाल किया कि कुछ लोग कहते हैं कि औरतों की खबरों पर जाना कैसा है, क्यों तो कुछ लोग कहते हैं कि औरतें खबर वालों को या जो अंदर होता है उसको बरहना नंगी नजर आती है। ये एक अजीब बात है और अजीब बहरहाल हालात है इस उम्मत के कि कुछ भी ऐसी बातें, ऐसी अफवाहें, ऐसे अखवाल, ऐसे मामलात की जिसको ना सर रहती ना टांग रहती। मुझे बताइए क्या कोई इंसान जिंदा हो तो दीवार के पार देख सकता है क्या? जिंदा हो दीवार के पार देख सकता है क्या? नहीं। तो मरने के बाद कम से कम 6 फीट नीचे दफन है, उसके बाद कैसा देख सकेंगे बाहर कौन क्या है और कैसा है? और उस पर इस अंदाज से कि जिंदा भी अगर हो तो क्या आपको स्कैन करके देख सकता हो अंदर से कैसे? बरहना दिख सकते हैं क्या आप मेरे को? नहीं, कपड़ों में दिखेंगे आप मुझे, है ना। तो फिर ये कैसा होगा कि वो मरने के बाद बरहना किसी को देख सक रहे हैं? अच्छा, फिर इसमें सिर्फ औरतों को क्यों देखेंगे? वो मर्दों को भी देख सकते ना फिर बरहना, मतलब ऐसे ही क्योंकि सिर्फ औरतें बरहना दिखेंगी मुर्दे को और मर्द नहीं दिखेंगे? सब दिखेंगे फिर, जब आंखें एक्सरे वाली हो गई तो सब ऐसी दिखेंगे ना, स्पेशल लोग सिर्फ मर्द नहीं दिख रहे और ऐसा कैसे हो सकता? तो बेबुनियाद, मुर्दे किसी को देख नहीं सकते, मुर्दे किसी को सुन नहीं सकते सिवाय वो जो उनका रब सुनाता है उनको, ठीक। इसके अलावा वो कोई हरकत वो तो करते इसलिए कि जिस्म खत्म हो जाता है और वो होते बरज़ख़ के एक आलम में, उस आलम से ना किसी को देख सकते हैं, ना किसी को सुन सकते हैं, ना कुछ बोल सकते हैं, ना कुछ कर सकते हैं, ना किसी को खबर पहुंचा सकते हैं कि मैं अच्छा हूँ, ना किसी को खबर पहुंचा सकते हैं कि मत करो ऐसा अमल बहुत बुरा है, कुछ नहीं कर सकते, याद रखिए, ठीक है। रहा मामला क्या औरतें ज़्यारत कर सकती है कब्रिस्तान में, तो देखिए शरई एतबार से तो औरतें ज़्यारत कर सकती है खबरों की, शरई एतबार से। उसकी वजह खुद माई आयशा का कई जमाने तक आप सल्लल्लाहु अलैहि वसल्लम और हज़रत अबू बकर की खबर के पास रहना, ये दलील है ना उसकी। अगर मैं कह दूंगा सिरे से नहीं तो फिर आप ये वाक़ियात याद करके बोलेंगे ये वाक़ियात में तो उन्होंने थे और फिर क्यों, तो मैं बता रहा हूँ इल्मी एतबार से। जहालत की वजह से उलमा की फतवे अलग है, वो भी मैं क्लियरिफिकेशन देता हूँ। तो जा सकती है इबरत के लिए, देख सकती है इबरत के लिए। दूसरी इसकी दलील ये कि आप सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में एक औरत रोती बैठी थी खबर के पास, हदीस में अल्फाज है। जब आप मदीने में नए हैं आपने कहा सब्र कर, तो उसने कहा जा तुझे क्या पता मेरा क्या नुकसान हुआ है, उसका शौहर का इंतकाल हुआ था। आप सल्लल्लाहु अलैहि वसल्लम खामोशी से निकल गए। कोई सहाबी पीछे से आया और कहा कि तुम पागल हो गई हो क्या, जानती हो कि उसको तुमने कहा? कहा कौन था? तो कहा अल्लाह के रसूल। तो कहा मैं पहचानती नहीं थी, मतलब आप सब नए थे। कहा मुझसे बहुत बड़ी गलती हुई। उसने सीधा जा तुझे क्या करना है, तुझे क्या होना, मेरी तकलीफ क्या है, बड़ा आया बोलने के लिए। वो भागी और कहा अल्लाह के रसूल माफ़ी चाहती हूँ, मुझसे बहुत बड़ी, मैंने आपको पहचाना नहीं। तो कहा सब्र तब है जब वो वाक़िया होता है, उसको सब्र आ गया, ठीक है, उस औरत को फिर सब्र आ गया। तो भरा इससे पता चला कि वो जा सकती है, लेकिन समाज, माहौल, माशरा, सोसाइटी के एतबार से भी कुछ फतावे होते हैं जो बहुत ज़रूरी होते हैं। उसमें कि यही चूँकि हिंदुस्तान में शिर्क इतना आम है और कभी कभार लाइलमी से और शिर्क के आम होने से इंसान गफलत में आके, चूँकि जब कब्रिस्तान जाएगा तो औरतें अमूमन अकीदे में चूँकि कमज़ोर होती है, आमाल के एतबार से कमज़ोर होती है, मानो आप आमाल के एतबार से औरतें कमज़ोर होती है। इस एतबार से नहीं कि औरत नमाज़ पढ़े तो उसको कम सा, इस एतबार से कि हर महीने वो कुछ दिन नापाक रहती तो आमाल से कमज़ोर हो जाती है ना, कमज़ोर हो जाती है ना आमाल के एतबार से। और अक्ल में भी वो मर्दों के मुकाबले में कम होती है, याद रखिए। इस एतबार से नहीं कि वो बहुत सी बार तो मर्दों को अच्छे से लड़ा सकती है, उस एतबार से नहीं, कुछ मामलात में उनकी वो सलाहियत अल्लाह नहीं रखी, इसलिए कि अल्लाह के रसूल ने फरमाया तुम औरतें अक्ल में भी कम होती हो और जो है आमाल में भी। तो एक सहाबी ने पूछा कैसे अक्ल में हम कैसी गए? तो कहा अल्लाह ने कुरान में कहा तुम्हारी दो की गवाही एक के बराबर है ट्रांजेक्शन के मामले में, दुनिया के लेन देन। तो कहा देखो तुम कमज़ोर हुई ना अकल से थोड़ी। और कहा तुम महीने में कुछ दिन नापाक होती तो नमाज नहीं पढ़ सकती, तो ईमान में भी कमज़ोर हो जाती, अमल में भी कमज़ोर होती मर्दों के मुकाबले। हम तो कंटिन्यू पढ़ते हैं ना, औरतों तो मजबूर है बेचारी, इतने इतने अय्याम नहीं पढ़ सकती, औलाद हो तो इतने इतने अय्याम नहीं पढ़ सकती। تو کئی اس اعتبار سے مرد عقل میں بھی زیادہ ہوئے عمل میں بھی زیادہ بہرحال، لیکن عورت ناقص العقل اور فلاں میں وہ نہیں کہہ رہا ہوں، میں یہ کہنا چاہ رہا ہوں کہ چونکہ اللہ رب العزت نے یہ بات بتا دی ان کو دنیا کے معاملات کم سمجھتے ہیں، اس وجہ سے ان کی گواہی کا معاملہ یہ ہوا کہ دو کی ایک کے برابر ہے، وہ بھی صرف فائنینشیل ٹرانزیکشن ہے، باقی جگہ نہیں، کرمنل کیسز میں ان کی گواہی برابر ہوتی ہے، یاد رکھیں صرف فائنینشیل ٹرانزیکشن میں، ٹھیک ہے، اور بہرحال عمل کے اعتبار سے، تو چونکہ کمزور ہندوستان میں لا علمی جہالت کے عام ہونے کی وجہ سے ہم جانتے ہیں کہ وہاں جانے سے بہت بڑا خطرہ ہے کہ فائدے کے مقابلے میں نقصان زیادہ کر لیں گی، عبرت حاصل کرنا تو دور ہو سکتا ہے شرک لے کے آ جائے، تو لہٰذا کہا منع ہے، تو میں بھی اسی کا خیال ہوں کہ عورتوں کا قبرستان جانا منع ہے، اسی کا میں خیال ہوں، لیکن شریعت کی روح سے اگر چاہے تو جا سکتی ہے، اس لیے کہ میں بات یہ کہہ رہا ہوں علم کے لیے آپ کو علم ہونا چاہیے کہ جا سکتی ہے، لیکن ہندوستان کے ماحول کو دیکھتے ہوئے میں یہی کہوں گا اور میری رائے بھی ہمیشہ یہ رہتی کہ نہ جائیں، اس لیے کہ جا تو رہی ہے لیکن دھیرے دھیرے ایک بار چلا رہے ماں وہ ہے نا اگربتی لگا دیے تو کیا ہو گیا، پھول ڈال دیے تو کیا ہو گیا، بس وہ سلسلہ وار پھر کچھ بھی چلتا ہے فلاں پتہ نہیں، پھر وہ بات کہاں جا کے رکتی، اللہ رحم کرے، تو لہٰذا کچھ باتیں ایسی ہوتی جو وقت زمانہ زمین علاقے کے اعتبار سے علماء کے فتاوے ہوتے ہیں ان کی رائے، اور وہ رائے بھی کبھی کبھار بہت مناسب ہوتی ہے اس علاقے کے اعتبار سے، تو میں کہوں گا جن علاقوں میں اور جن جہالت جیسی جہالت میں ہم جی رہے ہیں تو میں بھی یہی کہوں گا، میری رائے بھی ہے کہ عورتیں نہ جائیں قبرستان، اس لیے کہ قبرستان جانے کا مقصد عبرت حاصل کرنا، لیکن عبرت تو کچھ حاصل نہیں ہوں گی، اس کو شرک لے جائیں گے اپنے گھر پہ، اور جو میں بات کہہ رہا ہوں پھر غور کیجیے، یہ میں قبرستان اور قبروں کی زیارت کی بات کر رہا ہوں، مقبرے اور درگاہوں کی زیارت کی بات نہیں کر رہا ہوں، قبرستان اور قبریں جو بالکل کھلی ہوتی ہے آسمان کے نیچے ہوتی ہے، اس میں جانور بھی گھر بنا سکتے ہیں اور دھوپ اس پہ دن رات پڑتی ہے، انسان جس کو دیکھ کر یہ کہتا ہے کہ یہ انسان تو پانچ منٹ دھوپ میں رہ سکتا نہیں تھا، اندھیرا تو اس کو برداشت نہیں تھا، ایک کیڑا دیکھ کر یہ عورت چلاتی اور ڈر جاتی تھی، آج دیکھو مری پڑی اندر، اس سے عبرت حاصل ہوتی ہے، قبرستان میں اتنی خبروں کو دیکھ کے عبرت حاصل ہوتی ہے کہ اتنے لوگ تھے کیسے کیسے بادشاہ ہیں مالدار ہیں غریب سب مر کے پڑے، عبرت ہوتی ہے، درگاہوں اور مقبروں پہ عبرت نہیں ہوتی، وہاں تو انسان خوش ہوتا ہے نا، وہاں تو کیا کچھ نہیں ہو رہا، بہرحال بولنے کی وضاحت کی ضرورت نہیں ہے، تو وہ نہیں، میں جو کہہ رہا ہوں جو جواز ہے وہ اتنا ہے کہ اور اگر آج بھی اگر کوئی ایسی عورت ہے جس کو جس کا عقیدہ صحیح ہے وہ ہے، اب وہ کیسے کہہ رہے بھائی چلو کچھ غلط سب غلط کے لیے ہم کچھ تو صحیح ہیں ان کا کیا ہو، تو ان کے لیے علماء نے کہا کہ جب آپ راستوں سے گزرتے تو خبریں تو آتی ہوں گی نا، بس اس کو دیکھ کر عبرت حاصل کر لیجیے، رکیے مت، چل رہے ہیں خبر دیکھ لیجیے عبرت حاصل کر لیجیے، جا رہے قبرستان تو دیکھتا ہے نا عبرت حاصل کر لیجیے، عبرت کے لیے ضروری نہیں کہ وہاں جا کے کھڑے ہونا ہی ہے، تو جو عورتیں صحیح العقیدہ جانتی ہیں تو بس چلتے چلتے دیکھ لیجیے انشاءاللہ ان کے لیے عبرت، لیکن یہ بھی خبروں اور قبرستان کی بات کر رہا ہوں، درگاہوں اور مقبروں کی اور اس طرح کی بات میں نہیں کر رہا ہوں، ٹھیک ہے، تو وہاں وہ جا سکتے ہیں، ٹھیک ہے، تو شرعی مسئلے کے اعتبار سے وہ جا سکتی ہے لیکن ہندوستان کے ماحول کے حساب سے نہ جانا اس کا بہرحال بہتر ہے۔ کسی نے ایک سوال کیا، میں کوشش کروں گا کہ تھوڑا سا پہلے ان سوالات کو لے لوں جو عنوان سے متعلق ہوں میرے، جو مزید تنوی اور اس کے تعلق سے، انشاءاللہ باقی سوالات کو میں پھر لوں گا۔ میں گزارش بہرحال خواتین سے بھی کروں گا کہ ایک لسٹ پر ایک سوال دے، بہت لوگ دس دس بارہ بارہ سوال ایک ایک اس پہ لکھے ہیں، تو میرے لیے بہت مشکل ہے، میں اتنے جواب دوں گا تو میرا پورا عنوان انہی میں چل رہا ہے۔ کسی نے سوال کیا، عمرے کے لیے عورتوں کا احرام کیسا ہونا چاہیے؟ تو بہرحال عمرے کے لیے عورتوں کا احرام ان کا برقع ہی ہے، الگ سے کیا پہنیں گے، ان کا پردہ ہی ان کا احرام، بہت سی عورتیں میں نے دیکھا جب عمرے کے لیے جاتی ہے تو بولے احرام ضروری ہے تو وائٹ کرتا پاجامہ، مطلب شلوار قمیض پہن لیتے اور برقع غائب، اور ایسا کیوں انہیں وہ عمرے کے لیے جا رہے، تو کیا عمرہ آپ کو پردے سے مستثنا کر دیتا؟ تو عورتوں کا برقع ہی ان کا احرام ہے، یاد رکھ لے، ٹھیک ہے، ورنہ بہت سی عورتوں کو میں نے دیکھا حج کو اور عمرے کو گئے تو برقع اتار دیتے ہیں، کرتا پاجامہ پہن لیتے ہیں اور لمبا وہ باندھ کے بالکل وہ لیتے، نہیں یہ نہیں چلے گا، عورتوں کے لیے ان کا پردہ ہی ان کی چادر ہی ان کا احرام ہے، چادر سمجھ، اگر آپ پردے کے لیے برقع پہنتے برقع، حجاب باندھتے وہ حجاب، وہ چادر ڈالتے ہیں وہ چادر، وہی آپ کا احرام ہے، یاد رکھیں، ٹھیک ہے، ہاں اتنا ہے کہ آپ چہرہ کھلا رکھیں گے، باقی آپ جو ہے آپ کا پردہ ہی آپ کا جو ہے احرام ہے، اس کے لیے الگ سے کوئی احرام اور وہ نہیں ہے، عورتوں کے لیے یہ اصول نہیں، یاد رکھیں، مردوں کے لیے۔ جی 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 بھائی نے بڑا اچھا سوال کیا کہ مدینے میں اگر ہم پہنچ چکے یا ہم نے عمرہ کیا उम्रा करने के बाद अगर हमको फिर उम्रा करना है तो क्या करेंगे, मस्जिद मदीना जाकर आएंगे या मस्जिद आयशा से करेंगे या बहरहाल उन्होंने एक मकाम बताया वहाँ से करेंगे। तो मैं इसका उसूल बता देता हूँ आपको सबसे बेहतर, वो ये है कि जब एक आदमी उम्रे की नीयत से हिंदुस्तान से समझ लीजिए जा रहा है तो वो एक वक्त में सिर्फ एक उम्रा कर सकता है अपना। यूँ कैसा हो गया, मैंने तो 40 किया, इन्होंने 50 किए, इन्होंने 150 करे थे, उन्होंने 2 महीने थे तो 1000 उम्रे हो गए थे उनके। तो एक ही होता है, यही सुन्नत से साबित है, सिवाय इसके कि किसी शरई वजूहत के बिना पर आप वहां से चले गए और फिर मौका मिला। जैसा मैं यहाँ से उम्रे के लिए गया, जद्दा उतरा, अहराम मान लिया था मैंने, जद्दा उतर के मैं फौरन मक्का पहुंचा, हरम में गया, मैंने उम्रा कर लिया, उसके बाद मेरा टूर था मदीना के लिए, मैं 8-10 दिन हरम में रहा, फिर मदीना गया, मदीना के बाद फिर मेरी फ्लाइट थी जिद्दा से, तो मैं फिर वापस आया मक्का, तो फिर मैं अब फिर से अहराम मान के फिर एक उम्रा कर सकता हूँ, इसलिए कि मेरे को फिर मौका मिल गया ना हरम के मतलब उसके हदूद मीकात से जाकर फिर आने का शरई वजह से। ये कोई खेल नहीं कि आप मीकात के बाहर भागेंगे फिर बोले यहाँ खत्म फिर तोड़ के आएंगे फिर मेरा फिर से, नहीं समझ रहे बात को। लोगों ने पता नहीं कैसे समझ लिया, और ऐसा अगर ऐसा होता इतनी सहूलत होती कि एक वक्त जाकर 50-50, 60-60, 100-100 इसका उसका नानी दादी चाची तो पूरे IRC की तरफ से एक आदमी को भेज देंगे अपने 1 साल के लिए, सबके करके आ जा, सस्ता भी बढ़ेगा ना, एक ही आदमी जाएंगे और सबके कर लेंगे, ऐसा कैसा हो सकता। रहा मसला ये कि नहीं मस्जिद आयशा से तो बहुत से लोग करते हैं, बस वही अक्सरियत जो कर रही है अपन करो, हमारा तो उसूल ही है देखो सब जा रहे हैं ना अपन भी चल जाएंगे चलो कर लेंगे, नहीं होता मेरे भाई, नहीं होता। ठीक, डॉक्टर वसीउल्लाह अब्बास से पूछा गया एक मरतबा कि जो लोग मतलब मस्जिद आयशा जाकर अहराम बांधते और फिर उमरा करते हैं इनके ताल्लुक से क्या है, तो कहा अगर तुझे भी वैसा मसला है जैसा मसला आयशा को था तो तू भी कर ले जाकर वहां से, समझा बात को। अब वो असल मसला क्या था मैं बताता हूँ आपको, मस्जिद आयशा से जो अहराम बांध के वो क्या मसला है वो बता देता हूँ। मसला ये है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ माई आयशा हज पर आई, हज पर आई तो आप सल्लल्लाहु अलैहि वसल्लम ने एक बार आपको देखा कि आप मस्जिद के बाहर मस्जिद हराम क्या रो रही है, आपने फरमाया आयशा क्या बात है क्यों रो रही हो तुम, तो क्या अल्लाह के रसूल मुझे एक हज का मौका आपके साथ मिला और उस पर भी मुझे हैज आ गया, तो कहा अच्छा, तो कहा ठीक है तुम तवाफ ना करना उसके अलावा बाकी सारे काम जो है करती रहना, मतलब जिक्र अज़कार अल्लाह की बड़ाई करो लेकिन तवाफ मत करो, मतलब मस्जिद हराम में मत जाओ, नमाज तो होंगी नहीं तो तवाफ मत करो। ठीक है कहा, जब आप जो है आपका हैज खत्म हुआ तो आप सल्लल्लाहु अलैहि वसल्लम आकर कहा कि अल्लाह के रसूल मेरा हैज हज से पहले हो गया था खत्म हो गया, मतलब आप पहले पहुंचे थे थोड़ा, अब आपको हैज आ गया लेकिन खत्म हो गया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा, तो आपके भाई से मतलब अपने साले से कहा, अबू बकर रज़ी अल्लाह के बेटे से अब्दुलरहमान इब्न अबू बकर से कहा कि अपनी बहन को वहाँ ले जाओ, और आपने एक जगह बताई जिस जगह को आज वहाँ एक मस्जिद बनी उसको कहते हैं मस्जिद आयशा, वो जगह, तो कहा वहाँ ले जाओ, एक हद बताई और कहा वहाँ से इसको अहराम मान के लाओ, मतलब वो औरतें जो हज की नियत से या उमरा की नियत से वहां पहुंचे और वहां हैज आ जाए तो उनकी हद क्या है, वो कहां से जाके अहराम बांधेंगी क्योंकि अंदर आ चुकी है, मस्जिद आयशा जहां आज है वो उनकी मीकात है समझ लीजिए। तो वसीउल्लाह अब्बास साहब ने क्या फरमाया, अगर तुझे वो मसला है जो आयशा को था तो तू भी जाके वहां से अहराम बांध ले जा, कैसे हो सकता है, औरतों के एक मखसूस मसले का जवाब था आपने दिया, नहीं 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 मस्जिद आयशा जाके माई आयशा ने अहराम बदला था तो मतलब वहां से अहराम बदल के मतलब उम्रे को आ सकते, तो बस चला वहां नहाया धोया अहराम बदला फिर आ रहा दूसरा उम्रा तीसरा उम्रा चौथा उम्रा पांचवा उम्रा, अम्मी 10 उम्रे हो गए अब्बा 50 उम्रे हो गए बस आने तक 1000 उम्रे करके आ रहा। मैंने कहा बहुत अच्छा, एक टूर के अंदर तूने 1000 उम्रे कर लिए, टूर वाले ने केस ठोक दिया तेरे पर तो कि एक उम्रे के लिए ले गया था इसको 1000 करके 32000 के हिसाब से इसने मेरे को और देना, कैसा इतनी सहूलत कैसे हो सकता है, इतना आसान हो सकता है कि मुझे बताइए कि एक आदमी जाए और सबके उम्रे करके आ जाए। अच्छा उम्रा उस शख्स का हो, अच्छा अब यहाँ ये दूसरी बात होती है उम्रा दूसरों का हो सकता है ना, ये बात तो सही है, कोई मर जाए कोई बीमार हो जो ना कर सके तो मैं उम्रा कर सकता हूँ उसका उम्रा बदल जिसको कहते हैं, तो उम्रे बदल के लिए भी मैं यहाँ से जब निकलूंगा तो उसी नीयत से निकलूंगा कि आपका उम्रे बदल कर रहा हूँ, नहीं नहीं तुम फिक्र मत करो चाचा अब्बा मैं तुम सबका कर अपना कर रहे हैं फिर उसके बाद मस्जिद आयशा जाके फिर आ रहा फिर अब्बा का फिर आ रहा, नहीं होता मेरे भाई ऐसा नहीं होता ऐसे। ये बहुत बड़ी गलतफहमी कि लोग क्या करते हैं वहां जाकर مختلف مقامات کو انہوں نے میقات اپنی بنا لی ہے اور جا کر بالخصوص مسجد عائشہ پہ جاتے اور عمرے کرتے ہیں. نہیں ہوتا, بیک وقت ایک وقت میں آپ اپنا ایک ہی عمرہ کر سکتے ہیں, سوائے شرعی عذر کی وجہ سے. مثال کے طور پر آپ مکہ آئے, عمرہ کیا, پھر آپ کو موقع ملا مسجد نبوی جانے کا, مدینہ گئے, مدینہ سے واپس آتے پھر فلائٹ آپ کی جدہ سے ایک دن ہے تو آپ پھر ایک عمرہ کر لیجیے, یہ ہو سکتا ہے. لیکن آپ یہ بھی نہیں کر سکتے کہ مسجد عائشہ سے نہیں ہو رہا, پتہ چل گیا تو اب میں مدینہ جاؤں گا پھر آؤں گا مدینہ, نہیں, یہ بھی نہیں. ایک وقت میں ایک ہی عمرہ ہے آپ کا, اسی کی نیت سے آپ گئے تھے, ایک ہی عمرہ آپ کو کرنا ہے. اب باقی آپ طواف کیجیے, باقی 40 دن کیا کروں, ارے اتنے اعمال کرنے کے لیے جو آپ کو ہندوستان میں نہیں ملیں گے وہ کیجیے نا. آپ طواف کیجیے, طواف آپ کو کہیں کرنے کو نہیں ملے گا. بہت سے لوگ پوچھتے ہیں عمرے کو تم جا رہے ہو 40 دن کیا کیا کرنا, طواف کہاں ملیں گا آپ کو, ہندوستان میں طواف کر سکتے آپ, دنیا میں کہیں طواف نہیں ہوتا سوائے مکہ کی, یاد رکھے. تو آپ کو طواف کیجیے وہاں, تلاوت قرآن ہندوستان میں ہو سکتی ہے, نماز یہاں بھی پڑھ سکتے آپ, طواف نہیں مل سکتا, گو اجر وہ نہیں ہوگا وہ نمازوں کا, لیکن طواف کہاں ملیں گا آپ کو یہاں کسی بھی درجے میں. طواف زیادہ سے زیادہ کیجیے, ٹھیک ہے. موقع ملے تو حاتم میں نماز پڑھیے, یہ بھی موقع آپ کو کہیں نہیں ملیں گا نا. کعبے کے اندر کا حصہ ہے, وہ کعبے کا ہی حصہ ہے, بلکہ کعبہ چوکور نہیں تھا, ریکٹینگل تھا, لمبا تھا, لیکن مشرکین نے جب اس کو تعمیر کیا تو پیسہ کم پڑا تو چھوٹا کر دیا اس کو ایک طرف سے. تو وہ حاتم کعبے کے اندر کا حصہ ہے بھائی, وہاں نماز پڑھیے آپ کو موقع ملا تھا, ہے نا. تو یہ چیزیں بڑی اہم ہیں, یہ آپ کو بعد میں نہیں ملیں گے. تو جتنے چاہیں طواف کیجیے آپ, وہ ملتے. اب طواف ایسال ہوتے کہ نہیں, طواف بھی ایسال نہیں ہوتے. عمرہ ایسال ہوتا ہوتا ہے اس کا جس کی نیت سے آپ جاؤ اس کے حد تک, لیکن میں میرا کرنے کے بعد بس 100-200 عمرے مسجد عائشہ جا کے نہیں ہوتے. فصل بولتے رہے یار پھر تو یہ کیا فائدہ ہوا, اتنے لوگ کرتے تھے کہ اتنے لوگ کرنے سے, دنیا کے پورے لوگوں کے غلط کام کرنے سے غلط کام صحیح نہیں ہوتا, اور دنیا کے پورے لوگوں کے صحیح کام چھوڑنے سے صحیح کام غلط نہیں ہوتا. ٹھیک ہے, سمجھے آپ بات کو. تو اس کے لیے آپ کو اگر آپ جاتے ہیں تو جینوئنلی اگر آپ جاتے ہیں تو ایسی فلائٹ بک کرائیے کہ آپ کو پہلے وہ جدہ اور مکہ لے جائیں, مکے میں کیجیے اس کے بعد مسجد نبوی, اور پھر فلائٹ آپ لیجئے واپس جدہ سے, تو آپ کو 2 عمروں کا مل سکتا ہے. لیکن اس کے علاوہ مسجد عائشہ جا کر اس عورت کے لیے ہو سکتا ہے جو عورت یا اپنے شوہر کے ساتھ کسی کے ساتھ گئی ہو, اس کو حیض آ گیا ہو, تو آپ وہاں انتظار کیجیے, پھر اس کے پاک ہونے کے بعد آپ اس کو مسجد عائشہ لے جائیے, وہاں سے اس کو احرام باندھیں گی اور پھر آ کر عمرہ, ہو سکتا ہے عمرے کے لیے جائے کچھ ہو جائے اور اس کو حیض آ جائے, یا حج کے لیے جائے اور وقت ہو حیض پاک ہونے کے لیے, پاک ہونے کے بعد وہاں سے عورت احرام مان کے آئیں گی. یہ مردوں کے لیے اور عام حالت کا کیس نہیں ہے, خاص اور مخصوص مسئلہ ہے عورتوں کے لیے جن کے وہاں جانے کے بعد ایسی حالت ہو جائے. ایک خواتین سے لینے کے بعد پھر ایک ہی خواتین سے, ایک مردوں سے تھا. کسی نے ایک سوال کیا, کعبے کو ہاتھ لگا کر دعا مانگنا. تو دیکھیے کعبے کو ہاتھ لگا کر دعا مانگنے کی کوئی خاص فضیلت جو ہے ثابت نہیں. جو غلط فہمیاں ہوتی ہیں اس میں سے غلط فہمی ہے کہ سب سے پہلے جب کعبے میں مکے میں حرم میں جاؤ تو اوپر دیکھنا نہیں, نیچے دیکھتے ہوئے چلنا, اور جب پہلی نظر کعبے پڑیں گی اور جو دعا مانگیں گے ہو جائیں گی, یہ حدیث ضعیف ہے, یاد رکھیے یہ حدیث ضعیف ہے. ٹھیک ہے, اور کعبے کو ہاتھ لگا کر دعا کرنا یہ ثابت نہیں ہے صحابہ سے, آپ سمجھ, بالخصوص کعبے کو جا کر, جیسا کچھ لوگ دروازے کو لٹک جاتے اس کے, کچھ لوگ اسے غلاف کو پکڑ لیتے, کچھ لوگ کونے پہ اس کے رہتے دعا کرتے, نہیں, آپ کعبے کے سامنے کھڑے رہے کہ آپ سب نے دعائیں کی, بہت دعائیں کی. یہ الگ بات ہے آپ دعا کرتے کرتے آپ کا ہاتھ وہاں لگ جا رہا ہو, نزدیک کھڑا آدمی دعا کرتے, یہ الگ ہے. لیکن کعبے کو ہاتھ لگا کے دعا کا ادب تو ہاتھ یوں کرنا ہے, ہاتھ لگا کے ایسی کوئی دعا نہیں. اور نہ ہی میں نے کبھی احادیث میں یا صحابہ سے کہ کعبے کو ہاتھ لگا کے اس کے دروازے کو لٹک کر, اس کو پکڑ کر, اس کی چادروں کو پکڑ کر یا اس کے اطراف ہاتھ لگا کر دعا کیے, نہیں, آپ وہاں سامنے کھڑ رہ کے اس کے دعا کیجیے. ویسے اللہ دعا یہاں سے بھی میری سن رہا ہے, لیکن یقیناً ہم حج کے لیے گئے, عمرے کے لیے گئے, اللہ کے گھر سے اتنے قریب ہے, تو ظاہر سی بات ہے اللہ کی رحمتیں ہیں وہاں, اللہ کی برکتیں ہیں اس جگہ پر, تو ظاہر سی بات ہے امن و امان والا شہر, تو وہ ایک الگ شکل ہے. لیکن ہاتھ لگانا, اس کو دبانا, اس کو پکڑنا, بہرحال یہ تمام چیزیں درست نہیں ہیں. تو کعبے کو خاص ہاتھ لگا کر دعا کرنا, اس کی کوئی فضیلت نہیں آتی ہے, لہٰذا ہاتھ لگ جائے تو کوئی گناہ بھی نہیں, آپ نزدیک کھڑے ہاتھ لگ رہا ہے آپ کو مسئلہ نہیں. لیکن لوگ خاص جاتے, پھر ایک اور غلط فہمی ہے کہ وہ کعبے کے دروازے کو ہاتھ لگ کے دعا کرے تو بہت فائدہ ہوتا, تو حالانکہ دروازہ 7 فٹ تقریباً ہوتا ہے, وہ ہاتھ پورا اوپر کرے تو ایک ہائٹڈ آدمی کا ہاتھ جاتا ہے, لیکن اس کے لیے پتا نہیں کیا کچھ کوشش نہیں کر کے چڑھ کے لٹک جاتے ہیں لوگ اور دعائیں کرتے, یہ سب درست نہیں. یہ الگ بات ہے کہ انسیت محبت سے کوئی کعبے کو पकड़ ले। होता है ना, इंसान किसी भी चीज़ से इससे मोहब्बत करता है, उसको हाथ लगाना चाहता है, वो एक अलग चीज़ है। लेकिन ये कोई फजीलत या कोई तरीका नहीं कि आप दुआ के लिए हाथ लगाए और दुआ करें। लेकिन होता है ना, इंसान को मोहब्बत होती है किसी चीज़ से, तो मोहब्बत को अलग अलग तरीके से इंसान निकालता है। तो हाथ लगाना छूना अगर मोहब्बत की अलामत है तो कोई हर्ज नहीं, वो एक अलग चीज़ है। लेकिन उसको खास पकड़ कर दुआ मांगना बहरहाल सुन्नत से बहरहाल साबित नहीं, और ना ही इसकी कोई फजीलत इस तरह से आती है। जी भाई ने सवाल किया कि कुछ लोग जो है जुमे की 14 रकात नमाज पढ़ते और कुछ 2 रकात पढ़ के चले जाते हैं। देखिए, जुमे की नमाजों की रकात देखिए वो है टोटल 8 होती है। आप सल्लल्लाहु अलैहि वसल्लम जुमा से पहले 2 रकात पढ़ते, 2 रकात, इससे जायद जो आपको पढ़ना है पढ़ सकते, लेकिन 2 कम से कम। उसके बाद जुमे की 2 पढ़ते और जुमे के बाद 2-2 करके 4 पढ़ते, तो जुमे की सिर्फ हुई 8 रकात। वो 14 रकात वो जो है ना जोहर एहतियाती मिलाकर जुमा 2 है कि 4 सुन्नत, 4 फर्ज, 2 सुन्नत और 2 नफिल और 2 जुमा, जुमे की 14 रकात बोलते हैं। फिर उसमें वो 4 जो सुन्नत रहती है वो सुन्नत पढ़ते जुमा से पहले, उसके बाद फिर जुमा की 2 होती है, फिर जुमा के बाद एहतियाती 4 जोहर पढ़ते हैं, या फिर जोहर को कन्वर्ट कर लेते सुन्नत में, और 4 सुन्नत, फिर 2 नफिल, और उसके बाद फिर जो है ये। तो ऐसा 14 नहीं जुमा की सिर्फ 8 है, जुमा से पहले 2 कम से कम, उससे ज्यादा जो पढ़ना है आपको, जुमा की 2 और जुमा के बाद 2-2 करके 2 सलाम से 4 रकात आपस में पढ़ते, इतनी ही जुमा की नमाज है। किसी ने सवाल किया, हजरे अस्वद को बोसा लेते वक्त औरतों का पर्दे क्या है काम में रहना मुश्किल हो जाता है, तो क्या फिर भी औरत हजरे अस्वद को बोसा ले? तो बहरहाल देखिए, सबसे पहली चीज तो मैं ये कहूंगा जो हालात मैं जानता हूं, हजरे अस्वद को बोसा देना औरतों का आज के दौर में काम है ही नहीं। इतना मुश्किल और मुहाल काम है कि सिर्फ पर्दे के अहकाम नहीं टूटेंगे आपको, खूब धक्का भुक्की होंगी पहले तो, समझ रहे आप, ऐसा बुरा हाल होता है कि अगर आप पहली सफ में भी नमाज पढ़े और उठकर भागना चाहे तो जो सबसे तेज भागता हो पहले पहुंच जाता हूं, और मक्खियों के ऐसे लोग चिपक जाते उसको जाते ही ठीक। और उतने में मैंने देखा लेकिन औरतें बराबर जाती, उतने में पूरे मर्दों के धक्का बुक्की सब करते हुए, क्यों जाने का मेरी बहन हूं आपको, इतना पाकबाज दीन और शरीयत जो पर्दे के इतने सख्त अहकाम बताती, वो कैसे पसंद करेंगे मर्द और औरतों का जिसमें एक दूसरे से लगे, इसलिए कि वो जाने वाला मर्द देखने वाला नहीं कौन है, उसको वहां लेना है। इसलिए कि संगी अस्वद को बोसा लेने में अगर आप मेरे हाथ से मर भी जाए तो मेरे को परवाह नहीं, मेरे को वो काम करना, एक सुन्नत के लिए एक फर्ज को मसला नहीं, मतलब मोमिन को तकलीफ हराम है मैं वो कर सकता हूँ लेकिन वो सुन्नत अमल करना है मुझे, समझे ना। तरजीहात हम समझते नहीं, प्रायोरिटी क्या है सब चीज़ों को एक जैसा समझते हैं, तो लोगों ने पहले तो झगड़ा करना ही नहीं चाहिए। हालांकि हुकूमत रोकती है लेकिन क्या करेंगी, लाखों लोगों को क्या कंट्रोल करेंगी, कोई कंट्रोल करना नहीं हो सकता, इसीलिए छोड़ दिया। अगर कोई सामने कुछ लगाए वो एक मुश्किल की, अगर पब्लिक ज्यादा आ गई दबके मर जाएंगे और वो चीज़ टूट जाए, तो उन्होंने रिस्क नहीं लिया, छोड़ दिया भाई जो करना करो, खाली एक आदमी खड़ा था हाथ डाल के उसके बाजू धक्का देते रहता, बाजू हट बस बाजू इतना ही करता बस और कुछ नहीं करता, क्या करेंगे इससे ज्यादा। औरतें भी आ रही, वो इतना बोलता चिल्ला चिल्ला के लेकिन वो सुनती नहीं, वो बराबर जाना है। तो देखिए आपको ये काम करना ही, हाँ कभी ऐसा मौका मिल जाए आपको कि हाँ वाकई में खाली हो तो बिल्कुल आप ये कर सकते, उसको बोसा ले सकते सर, लेकिन पर्दा अगर अहकामात खराब हो रहे, किसी गैर महरम का जिस्म आपको लग रहा है, किसी का धक्का आपको लग सकता है, तो बिल्कुल करीब मत जाइए, इसलिए कि वो सिर्फ एक सुन्नत है, लेकिन उसके लिए जो फराइज आपके होंगे, किसी का धक्का आपको लगेगा, आपका पर्दा खराब होगा, ये बहुत सख्त बात है, याद रखिए बहुत सख्त बात है। बल्कि मैंने खुद देखा हूँ कई लोग बोसा लेने जाते हैं और नीचे टपक जाते, बेहोश हो जाते, वहाँ रश इतना रहता, सफोकेशन होता, खिंच खिंच के निकालना पड़ता फिर बाहर, कि तो सामने वाले को परवाह नहीं, आप मर भी जाते उसको तो वो काम करना है, बस बोसा लेना है उसको, ठीक है। तो बहरहाल एहतियात कीजिए, ये दुरुस्त नहीं है जो हालात में होते हैं। हाँ कभी मौका मिल सकता है, लेकिन ऐसे मैं हालात जानता हूँ, कभी कभी लोगों का ऐसे मौके मिल जाते हैं कि वो बहुत सारे फायदे उठा लेते हैं, ठीक है, कि जैसा सफाई के लिए वो रिंग डाल देते हैं, अब इत्तेफाक से आप उस रिंग में थे, आपको हटाते नहीं थोड़ी देर नमाज पढ़ रहे, तो जाहिर सी बात कोई नहीं, आप मौका का फायदा उठा ले, जाकर चुम ले फिर निकल जा, मौका मिल गया ना, वो रिंग बनाते सफाई के लिए, तो हो सकता कुछ लोग नमाज पढ़े हटाते, लेकिन एक आध रात रुक जाते हैं, उसको छोड़ के सफाई करते रहते, अब आप समझो उठे मौका मिल गया आपको, फुल 100% कोई नहीं हो ये मौका मिल गया। या कभी ऐसे मौके बहरहाल बहुत से लोगों को आ जाते हैं, मैं जानता हूँ ऐसे वाकयात के लोगों को मौके मिल गए। एक मरतबा एक साहब सुनाने लगे कि वो किसी खिदमत के लिए हाजियों के गए थे, औरंगाबाद के ही है वो, और उनको अरबी आती थी लेकिन, और वो भी लोकल अरबी बोलते थे जो वहाँ चलती है, उनको आती थी वो अरबी, चूंकि वहाँ रहे नहीं थे कभी, लेकिन उनके रिश्तेदार वहाँ थे तो उनको जबान उनकी अरबी थी, तो बहरहाल वो सीख लिए थे। हुआ यूं कि बादशाह आए, वो सफाई के लिए आते हैं जब हज से पहले, तो वो लोग आए اور ہوا یوں کہ ان کو ذرا ایک تازہ آدمی موٹا آدمی چاہیے تھا، تھوڑا سا اوپر کوئی چڑھ کر غلاف کو پکڑے بول کر، تو وہاں جو اسٹاف تھا کم پڑا تو انہوں نے آواز دی عربی کے اندر، تو ان کو عربی آتی تھی، انہوں نے فوراً آواز پر وہ کی، اور صحت وحت بھی اچھی تھی ان کی، تو کہا پھر چڑھ جاؤ اوپر چلو، تو دو تین لوگوں کے ساتھ ان کو موقع مل گیا اندر بھی جانے کا اور اوپر بھی چڑھنے کا، تو عربی زبان کا ان کو فائدہ ہوگا، لوکل عربی بولتے تھے، اس نے جب بولا تو انہوں نے فوراً اس کو جواب دیا کہ میں کر سکتا ہوں یہ کام، تو کہا اچھا چلو چڑھ جاؤ پھر اوپر، تو بہرحال ان کو چھت پہ چڑھنے کا بھی موقع ملا، کعبے پہ غلاف ڈالنے کا بھی موقع ملا، اور اندر بھی بہرحال اسی بہانے وہ شیخ کے ساتھ گھس گئے اندر، جو لے کے گئے تھے والے کوئی اندر بتا دو، تو اندر بھی چلے گئے، نماز بھی پڑھ لی انہوں نے دو رکعت، بہرحال تو ان کو یہ فائدے مل گئے، تو ایسا ہوتا کبھی کہ کسی کو مل جائے الگ بات ہے، لیکن میں سمجھتا ہوں عام حالات میں کسی کو ایسے موقع اسپیشل نہیں ملنے والے کہ کسی کو ملنا مل جائے تو بہرحال کرے، لیکن اگر پردے کا کچھ بھی ہوتا ہے، کسی کا دھکا لگ سکتا ہے، جسم صحت کو نقصان ہو سکتا ہے، گھومنے کا ڈر ہے، بالکل خطر مت جائیے، اس لیے کہ استلام دور سے بھی کر سکتے ہیں، کیا ضروری ہے کہ آپ نزدیک جا کے ہی اس کو چومیں، ہاں موقع ملے تو آپ یہ بھی کر سکتے ہیں، کوئی مسئلہ نہیں، یہ بھی سنت ہے آپ کی کہ آپ چومتے ہیں اس کو، لیکن آج کل حالات اتنے آپ استلام کر کے وہاں سے نکل سکتے ہیں۔ جی
السلام،
میں نے ایک اچھا سوال کیا کہ بہت سے لوگ حج کو جاتے ہیں، اور ہندوستان کے ماحول کے حساب سے انہوں نے سوال کیا کہ جب ایک سے زائد بار انسان حج کو جاتا ہے تو بہت بڑی رقم درکار ہوتی ہے، جبکہ ہندوستان میں امت مسلمہ کے پاس بہت سارے مسائل ہیں جن کا حل ان کو چاہیے، جن کے لیے وہ پریشان ہیں، تو کیا یہ درست ہوں گا ایسی حالت میں کہ انسان ایک سے زائد حج کو جائیں؟ دیکھیے سب سے پہلی چیز، جہاں تک معاملہ حج کو جانا، اللہ کے گھر کا طواف کو جانا اور بار بار جانا، تو اس میں کوئی حرج نہیں، اس میں کوئی حرج نہیں، اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے تو بہرحال ایک ہی حج کیا، بتانے کے لیے یہ فرض ہے، اس کے علاوہ صحابہ تابعین تبع تابعین سے کئی کئی حج بہرحال ثابت ہے، وہ لوگ کرتے تھے، تو یہ دلیل ہے کہ یہ ایک سے زائد کرنا کوئی مسئلہ نہیں ہے، لیکن بالخصوص جن حالات میں ہم گزر رہے ہیں، یا ہندوستان سے ہٹ کر بھی آپ پاکستان یا اور بنگلہ دیش ایسے ممالک ہیں جن میں حج جانا والے تو بہت بڑی رقم درکار ہوتی ہے، اور جبکہ اسی موقع اسی پل ہمارے پاس کئی ایک مسائل اس امت کے پاس بھرمار ہے مسائل کی، اور وہاں بھی پیسہ درکار ہے، تو کیا ایک آدمی کا ایک سے زائد جانا درست ہوگا؟ تو میں پہلی چیز تو یہ کہوں گا کہ ایک سے زائد بار جانا یہ بالکل درست ہے، اس لیے کہ اللہ رب العزت نے قرآن میں فرمایا کہ ہم نے کعبے کو جو ہے بار بار پلٹ کے آنے والی جگہ بنایا، ایک ایسی جگہ بنایا جہاں لوگ بار بار پلٹ کر آتے ہیں طواف کے لیے اور اس کے اعتکاف کے لیے اور اس کی عبادت کے لیے، تو وہ تو کوئی حرج نہیں، جا سکتا ہے، لیکن اگر ایسے حالات ہیں جیسے ہندوستان میں ہم حالات جانتے ہیں کہ لاکھ روپیہ دو لاکھ روپیہ حج کو لگ رہا ہے، اور ہم جانتے ہیں ہمارے خاندان میں ایسے بچیاں ہیں جن کے نکاح نہیں ہو رہے اس لیے کہ یہاں ایک جہیز کی لعنت کی وجہ سے، اور ایسے مسائل ہے کہ میرا بھائی بیمار ہے جس کو ہارٹ کا اور فلاں پرابلم، جس کو آپریشن کو پیسے درکار ہے، میرا ایک پڑوسی ہے جو بہت زیادہ مجبور اور بیمار ہے، اپاہج ہے، اس کو ایک کرسی کی ضرورت ہے، میرا فلاں ہے، اگر اتنے مسائل اور مصائب آپ دیکھ رہے ہیں تو میں کہوں گا ایک فرض حج کرنے کے بعد آپ کوشش کریں اور اللہ سے نیت رکھیں، اللہ میں حج کرنا چاہ رہا تھا لیکن اتنے مسائل اس امت کے ہیں، میں چاہتا ہوں کہ یہ پیسہ یہاں خرچ کر دوں، ان شاء اللہ عزیز اللہ آپ کو ضرور آپ کی نیت کا بھی اجر دیں گا اور اس پیسہ خرچ کرنے کا وجہ، اس لیے کہ ایسے واقعتاً ایسے مسائل اس امت کے پاس درکار ہے کہ جس کی کوئی انتہا نہیں، اور میں ہندوستان کی حالت کے اعتبار سے بات کر رہا ہوں، میں یہ نہیں کہہ رہا ہوں جو خلیجی ممالک پر ہے ان کے لیے تو یوں گئے اور یوں آگے، مسئلہ نہیں ہے، ان لوگوں کے جو اپنی زندگی لگا کر پیسہ جمع کر کے حج کو جاتے ہیں، ایک سے بار زائد جائیں گے جبکہ اتنے مسائل، اور وہ لوگ جو بار بار جا رہے ہیں، اللہ نے دیا ہے طاقت، قوت، توانائی، مال، آپ ضرور جائیے، لیکن یہ بات کا بھی خیال رکھیے کہ آپ خاندان، رشتے دار، دوست، احباب، نوکر چاکر کے ان میں سے کسی کو ضرورت تو نہیں ہے، ورنہ ان کو پہلے آپ لگانے کی کوشش کریں، یقیناً آپ کا دل چاہتا ہے وہاں جائیں، لیکن آپ پھر بھی کوشش کریں، اللہ میرا دل تو ہے لیکن اس میرے بھائی کو ضرورت ہے، اور جبکہ میں نے فرض پورا کر دیا ہوں، ہے نا، ایک بار حج ہو گیا، فرض ہو گیا میرا، تو اب ایک نفل عبادت کے مقابلے میں میں ترجیح دے رہا ہوں اس چیز کو کہ میرا یہ بھائی کا مسئلہ ہو جائے، اس بچی کا نکاح ہو جائے، اس لڑکی کی اپاہجی کم ہونے کے لیے میں اس کے آپریشن کو علاج کو دوں گا، تو ان شاء اللہ عزیز آپ کو اللہ ضرور اپنی اس نیت کا کہ آپ کو جانا تھا ایک نفل عبادت نہیں کر سکے آپ سے اس وجہ سے کہ آپ نے ایک انسان کے ایک بہت بڑا مسئلہ حل کر دے والا، اور یہ بہت بڑا اجر ہے، نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث ہے، عبداللہ ابن مسعود رضی اللہ عنہ اعتکاف میں بیٹھے تھے، ایک شخص آ اور کہا میرا ایک فلاں کام ہے، تم اگر میرے ساتھ چلو تو حکم بن مروان کو کچھ وسیلہ چاہیے، تمہارا ریکویسٹ کرنا ہے، اگر تم یہ کام کر دو تو میرا کام ہو جائے گا، ذرا کرو نا میرے لیے، اتنا وہ اعتکاف میں تھے، اٹھ چلنے لگے، عبداللہ ابن عباس بھی ساتھ میں تھے، کہا عبداللہ ابن مسعود، کہا ابن مسعود تم اعتکاف چھوڑ کر جا رہے ہو؟ تو کہا میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کہتے سنا، جو اپنے کسی بھائی کی حاجت پوری کرنے کے لیے نکلے اس کو 1000 دن کے اعتکاف کا ثواب ملتا ہے، تو یہ تو ایک دن کا ملے گا، یہاں 1000 ہے، صحابہ چونکہ حریص تھے نا, کیلکولیشن کر لیا انہوں نے جب ایک دن کا اور ہزار دن کا, تو ایک دن کے مقابلے ہزار, توڑ دیا اپنا اعتکاف چلے گئے, آ کر پھر نیت ماننی ہوں گی بعد میں. لیکن اس بھائی کا اگر وہ بیٹھتے اعتکاف میں جو بھی انہوں نے نیت کی, دو دن چار دن دس دن, اس بھائی کا مسئلہ کیسے حل ہوتا؟ تو اس انسان کے مسئلے کے لیے اعتکاف چھوڑ گئے. کہا کہ میں رسول کہتے سنا ایک ہزار دن کا ثواب, ایک بھائی کے اگر میں کسی کام کے لیے نکلوں گا تو 1000 دے کے اعتکاف ہوگا, تو کون اس کو ایک دن کے مقابلے میں ایک ہزار, تو ایک ہزار کے لیے جا رہا ہوں. تو آپ نے انہیں جانے دیا. تو یہ ہے یاد رکھیے, تو آپ کے پاس پیسہ ہے میں جان رہا ہوں سب ہے, لیکن آپ دیکھیے اپنے اطراف میں, واقعی میں ہندوستان میں ایسے ایسے لوگ ہیں. ہاں آپ صرف اپنے خاندان اپنے گھر کو مت دیکھیے, آپ کو بہت اچھا لگے گا, لیکن آپ دیکھیں گے تھوڑا سا ہٹ کر تو آپ پائیں گے کہ بہت زیادہ غربت, بہت زیادہ پریشانیاں, بہت زیادہ بیماریوں نے, بہت زیادہ قرض نے لوگوں گھیرا ہوا ہے. تو یہ 2 لاکھ جو آپ ایک فرض عمرہ حج کر چکے ہیں, اب اگر آپ کے 2 لاکھ ہے جو آپ نے رکھے ہیں, کوشش کرے کہ کسی بھائی کی گردن اگر بچا لوں, کسی بہن کا مسئلہ حل کر دوں, کسی یتیم کا جو ہے مسئلہ تعلیم کا حل کر دوں, کسی بیوہ کا جو ہے اسے کچھ روزگار کا مسئلہ حل کر دوں, کسی معذور کی جو معذوری دور کر دوں, امت مسلمہ کی فلاں بیماروں کے لیے مسئلہ یہ کر دوں, کسی کا فلاں, تو میں سمجھتا ہوں انشاءاللہ عزیز وہ نفل ہے آپ کے لیے. ابھی یہ فرض ہے آپ کے لیے, اس لیے کہ آپ کے مال کو صحیح جگہ جانا اور لوگوں میں لگنا اور اس کا اجر ملیں گا. اندازہ لگائیے انسان کتنا جیئیں گا, کتنی نمازیں پڑھیں گا, کتنے اچھے اعمال کریں گے, ثواب کس کو ملیں گا؟ آپ کو ملیں گے نا, آپ نے پیسہ لگایا تھا اس کے لیے. تو یہ بھی تھوڑی ایسی سوچ رکھیے, ورنہ لوگ ہوتے ہیں ایک کے بعد ایک دیگر عمرے کر رہے ہیں اور حج کر رہے ہیں, جبکہ انہی کے خاندان میں ان کے سگے بھائی بھوکے مر رہے ہیں اور سگے رشتے دار پریشان ہیں, محتاج ہے, معذور ہے, اور ان کے گھر میں جو ہے یتیم ہے, لیکن اس کا خیال نہیں ان کو اور یہ کر رہے ہیں. تو میں کہوں گا ہندوستان کے ماحول کو دیکھتے ہوئے ایک فرض حج کرنے کے بعد آپ کوشش کریں اپنے اس مال کو امت مسلمہ کی جو ضروریات ہے, اور بہت زیادہ ضروریات ہے, ان میں لگائے. اور صرف حج کے لیے نہیں کہہ رہا ہوں, لوگ بولیں کیوں آج کو تو ویسے ہی بول دیا گھر کو 10-10 بار کلر مارتا ہے سال میں فلاں, سب معاملے میں آپ اس چیز کو نظر رکھیں کہ میں اپنے پیسے کو صحیح رائٹ ڈائریکشن میں رائٹ اس میں خرچ کروں. اور دیکھیے پیسے کا معاملہ اتنا اہم ہے, یہ اتنی اہم چیز ہے, اتنی بڑی نعمت ہے, اتنی اچھی نعمت ہے, اتنا زبردست کام ہے کہ اس کے ذریعے آپ اس دنیا کے اندر اتنے بڑے بڑے کام کر سکتے کارنامے جو آپ ہو سکتا ذاتی طور سے بھی نہیں کر سکتے. یہ مال کو تو کیا کیجیے, مال کو اپنی ضروریت کے اتنا مال نکالیے اور ایک جذبہ بنا لیجیے کہ بس اگلا خرچ کرنا ہے مجھے. اور جب خرچ کرنے کا انسان ایک مزاج بنا لیتا نا, تو وہ جس کے راہ میں خرچ کر رہا ہے تو کیا وہ آدمی جس کے راہ میں انسان خرچ کرتا ہے اس کے اسٹیٹس کو دیکھ کے خرچ کرتا ہے نا, تو آپ جس کی راہ میں خرچ کر رہے ہیں کیا امید کرتے ہیں اس کی راہ میں خرچ کر کے آپ غریب ہو جائیں گے؟ نہیں ہوتا آدمی غریب, اللہ کی راہ میں خرچ کرتے غریب نہیں ہوتا, اور سب جگہ آدمی غریب ہو سکتا ہے. اس لیے کہ جس پر خرچ کیا جا رہا ہے اس کی حیثیت کو دیکھ کے انسان توقع کرتا ہے کیا ملے گا, تو اللہ پہ خرچ کر رہا ہے جو سب سے بڑا غنی ہے, اگر اس کی راہ میں خرچ کر رہا ہے اس کے حکم کے مطابق تو غریبی نہیں آ سکتی آپ کو, یہ بات طے ہے. لیکن آپ ایک وہ جذبہ بنائیے پہلے, اور ایک جذبہ بنائیے خرچ کرنے کا, ایک مزاج بنا لیجیے مجھے بس خرچ کرنا ہے, خرچ کرنا ہے, خرچ کرنا ہے. جب یہ مزاج بنا لیں گے نا, تو ایک تو آپ اپنی نفسیاتی لالچ اور برائی سے دور ہو جائیں گے. نفس میں جو لالچ ہے نا, وہ اتنے سنگین جرائم کو جو پیدا کرتی ہے اسی کو انتہا نہیں. یہ پیسہ جمع کرنے کی صفت ایسے ایسے جرموں کو پیدا کرتی ہے آپ جس کے بارے میں سوچ بھی نہیں سکتے, قتل, غارت گری, خون خرابہ, رشتوں کا ٹوٹنا, سب مال کے جمع کرنے سے. تو جب دینے کا مزاج بن جاتا ہے تو آپ دیکھتے ہیں کہ آپ کی نفسیات, نفس کے اندر بہت سارے جرائم نہیں ہوتے. من جو لوگ خرچ کرنے کے عادی ہو نا, جرم بھی نہیں کرتے ہوں, اور جو لوگ بخیل چھپانے کے ہیں نا, وہ مجرم بھی ہوتے بہت جگہ. اس کا کیسا ماروں, اس کو کیسا پیچھے کروں, اس کا کیسا دباؤں, اس کا کیسا لوں, اس کا کیسا چھینوں. خرچ کرنے والا کا مزاج کیا ہوتا ہے, بس دو تو اگر کسی نے اس کا چرا بھی لیا تو بولتا جان دو معاف کیا, اللہ کرم صدقہ بچ گیا ہوں خام خواہ جھگڑوں سے فتنے. تو خرچ کرنے کا ایک مزاج بنا لیجیے, اور آپ جب خرچ کرنے کا مزاج بنائیں گے اور دیں گے نا, تو ایسا لطف آئیں گا آپ کو, آپ اندازہ لینے لگائیں گے کہ آپ کو لطف آنا شروع, آپ کو مزہ آئیں گا جب خرچ کر رہے, بہت اچھا لگا مجھے, ریلیکس فیل ہوتا ہے, ایک بوجھ ہٹ گیا ایسا لگتا ہے. اور جب سامنے والے کی مصیبتیں اس سے حل ہو جاتی ہے تو اس کا اجر پھر سوچ کے انسان اور خوش ہوتا ہے. جو کہ پیسہ جمع کرنے میں کچھ ہی مزہ نہیں آتا. رکھیے پیسہ جمع کیا, روپیے کے بعد 2 روپیہ, 2 روپیے کے بعد 1000 روپیہ. ایک صاحب مجھے کل ہی بولنے لگی کہ فلاں شخص سے اس کا اتنے 1000 کروڑ روپیے ہے, آپ کہیں نہ کبھی اسے بات کیجیے کہ IRC کے لیے کچھ ڈونیٹ کریں. میں نے کہا آپ نے کہا نا اس سے, بس کافی ہے, میں کیوں کہوں اسے کہ ہر آدمی کہنا ضروری ہے کہ بھائی ہمارے کو دیجیے, اس کو دینا ہوگا دیں گا, نہیں دینا ہوگا اچھا نہیں لگتا ایسا جانا. تو بولے نہیں پھر اتنا اس کے پاس پیسہ ہے وہ خود کر سکتے. میں نے دیکھی ایسے ہی مسئلہ ہے دنیا میں, جس کے پاس مال ہے اس کے پاس آئیڈیاز نہیں ہیں, اور جس کے پاس آئیڈیاز ہے اس کے پاس مال نہیں ہے. ٹھیک ہے, تو بہرحال یہ دونوں ہی اپنی جگہ درست ہے. اگر جس کے پاس آئیڈیاز کو مال مل جائے نا, تو آپ دیکھیے اس کے آئیڈیاز ختم ہو جاتے ہیں. کم پیسوں میں انسان جو کارنامہ انجام دیتا, کم طاقت میں جو, کم چھوٹی چھوٹی جماعتوں نے جو بڑے بڑے کارنامہ انجام دی, بڑی جماعتیں وہ کارنامہ انجام نہیں دے سکی. جماعت سے مراد بڑے بڑے افراد کا اجماع, نہیں دے سکا جو چھوٹے چھوٹے لوگوں نے کرنا ہے نا. تو میں نے کہا ایسی ہوتا, جب چھوٹا کچھ ہو, اگر کوئی آ کر مجھ سے کہا 1000 کروڑ روپے IRC کے لیے ڈونیشن, تو میں کہیں کا نہیں رہوں گا پھر, چونکہ اس فنڈ کو ڈسبرس کرنے میری زندگی گزر جائیں گی اور میں اپنا کام چھوڑ کے اس میں لگ جاؤں گا پھر, سمجھ رہے. تو یہ بھی اللہ کی حکمت ہے, ہم کوشش کریں اور اتنا اللہ دے ہی دیتا ہے جب ہم کو ضرورت ہوتی ہے, ہم کو نہیں ضرورت پڑتی کسی کے پاس جائے. اور جس کے پاس ہے اس نے خود سوچنا چاہیے کیوں ہم مانگیں اس کے پاس جا کر, کیوں ہم مانگیں اس کے پاس, جب آپ نے بول دیا ختم تو اس کو سوچنا چاہیے. اس لیے کہ مال جمع کر رہے ہیں, میں کسی کے پاس مال ہے تو برا نہیں کہہ رہا ہوں, بہت اچھی بات ہے, میں صرف اس نعمت کی اہمیت اور اس کے بارے میں اس کا استعمال کرنا سے بتا رہا ہوں. آپ نے 1,00,000 روپے جمع کیا, نفس بولتی ہے دوسرا 1,00,000 جمع کریں گے نا, پھر خرچ کرنا, اللہ کے راہ میں بھی خرچ کرنا, زکات بھی دینا. دوسرا 1,00,000 کے بعد کیا ہوتا, تیسرا 1,00,000, بس تھرڈ, پھر تو تھرڈ, فورتھ, ففتھ, 1,00,000 ہو گیا, ماشاء اللہ 1,00,000 جمع ہو گیا, اب بس دوسرا 1,00,000, 2,00,000 ہو جانا, پھر دیکھو میں کیسا بن جاتا ہوں, زکات بھی ریگولر, صدقات ہی ہوں, پھر دوسرا اور پھر تیسرا اور پھر چوتھا, اور 100,00,000 کا مالک ہو گیا. اب 100,00,000 آ گیا ماشاء اللہ, ٹھیک, اب کیا دوسرے 100,00,000, 200, بس یہ ہوگا نا, پھر دیکھو میں کیسا بن جاتا, ٹھیک, 200 ابھی جمع کرا, اور اس جمع کرنے میں اب استھت سب توڑ چکا ہے, رشتے داریاں سب توڑ چکا ہے, اس کے بعد کسی چیز کی اہمیت نہیں ہے, ہر چیز کے لیے پیسہ لیتا ہے. 200,00,000 پھر بھی 20 روپے کے لیے انتظار کرا, سگنیچر نہیں کروں گا, 20 روپے رشوت, 200,00,000 کا مالک 20 روپے کے لیے بھکاری, بھکاری ہے, مالدار نہیں, بھکاری میرے نظر میں صاحب. اس لیے کہ غنا نفس کی ہوتی, مالدار دل سے ہونا آدمی, پیسے سے نہیں ہوتا آدمی مالدار, ہوتا ہے کہ پیسوں سے مالدار, پیسوں سے مالداری دکھتی ہے, لیکن آدمی ہوتا مالدار دل سے, غنا نفس کی. اور آپ نے فرمایا الغنا غنا نفس, نفس کی غنا, دل مالدار ہو تو پھر سب کچھ ہے. تو دوسرے 200,00,000, دوسرے 200,00,000, دوسرے 400,00,000 کے بعد 800,000,000 کا مالک ہوگا. اب آپ اسی کنجوسی اور بڑھ جاتی ہے, 8 آنے میں نہیں چھوڑتا ہو, ٹھیک ہے, 1,00,000, اس کے بعد کیا کرتے ہیں 1,00,000 کا, IT ریٹرن نہیں بھر سکتے تو اس سے چھپانا ہے, خرچ نہیں کر سکتے نا, گاڑی کیا 2,00,000 کی گاڑی میں گھوم رہا ہوں, 1,00,000 کا مالک ہے, لیکن ہاں بنگلہ کیا نہیں, اس کو ریپیئر مت کرو, ٹیکس بچانا ہے, فلاں ہے, ابھی 1,000 کیا, بس 2,000, پھر دیکھو میرا کیا, اور 2,000 ہوگا تو 4,000, زندگی ختم ہوگی, مر گئے, جائیداد کس کی ہوئی, لوٹ کے کون کھایا, بھائی کے نام پہ اتنا کیا تھا, بہن کے نام پہ اتنا کیا تھا, بھتیجوں کے نام پہ کیا تھا, سب نے اپنا اپنا جو جو تھا رکھ لیا, کیا فائدہ ہوا. اس سے اچھا ایک آدمی جس نے زندگی بھر میں صرف 10-20,00,000 کمائے, لیکن اس کا اگر آپ نکالے تو خرچ کر دیا اس نے, اس میں سے اکثر خرچ کر دیا, ادھر سے آئے ادھر خرچ کر, ادھر سے ادھر خرچ کر, ادھر خرچ کر دیا, یہ زیادہ بینیفٹ میں رہا ہمارے میں سے اس کروڑپتی کی, اس لیے کہ اس نے نہ خود کی نسبے خرچ کر سکا اور نہ ہی کچھ فائدہ آگے کے لیے کر سکا. تو یہ اصل چیز ہے, اصل چیز ہے. تو پیسوں کو خرچ کرنے کا مزاج بنا لیجیے, یہ مزاج ہوں گا نا تو آدمی جب حج کو جائیں گا وہاں بھی کیلکولیٹ کریں گا, میرا ایک حج ہو گیا, اب ثواب کس میں زیادہ ہوں گا, اب میرے پاس اتنے یتیم ہیں, اتنے مسکین ہیں, اتنے فلاں مسائل ہیں, یہاں دو وہاں کرو, کیلکولیٹو ہو جائیں گا تو پھر. لیکن جب ایک آدمی کسی چیز کو رسومات کے ساتھ ریچولس کرتا ہے, ریچول, اسلام ریچول نہیں ہے کچھ, تو بس یہ کرنا ہے کرنا ہے, وہ ایک مقصد کے تحت انسان کو تبدیل کر کے بتاتا ہے, ادھر تو میں قتل و غارت کر رہا ہوں, ادھر 5 وقتہ نمازی ہوں, اس نے اسلام کے پیغام کو نہیں سمجھا, اس نے اسلام کو ریچول ایک مذہب سمجھا, اسلام مذہب نہیں, ایک دین ہے, دھرم جس کو بولتے ہیں سنسکرت, دین ہے یہ, مذہب نہیں ہے, فیت نہیں ہے کوئی, ایک دین ہے, اور دین وہ ہوتا ہے جو مکمل زندگی کو بتاتا ہے جینا, جبکہ اکثر جو ہے مذہب ہوتے ہیں, مذہب صرف کوئی ایک چیز میں آپ کو ڈائریکشن دیتا ہے, دین کا ویسا نہیں, دین ہر شعبے میں انٹرفیئر کرتا ہے, آ کر بولتا ہے یس سر, یس سر, کھانا پینا, اٹھنا بیٹھنا, آنا جانا, جاگنا. تو ہم نے اسلام کو ریچول سمجھ لیا, بس حج کو جا کے آنا ایک ریچول ہے, مقصد سمجھیے, مقصد سمجھیے اس کا, اور جب ایک بار آپ نے حج کر لیا, وہ مقصد پورا ہوا, تو اب آپ کے پاس اتنے مقاصد ہیں, اتنے غربا ہے, اور اتنے یتیم ہیں, اور اتنی مشکلیں ہیں, اور اتنے بیمار ہیں, اتنے تنگ دست ہیں, کیلکولیٹ کر کے ان میں خرچ کیجیے, ان شاء اللہ عزیز آپ کو بہت بڑا اجر ملے گا. اس لیے کہ انسان اور مسلمانوں نے یہ چیز آج کل بھرا سوچنا بھی چھوڑ دیا, خرچ کہاں کریں, بہت کم لوگ ہوتے ہیں جو خرچ کرتے ہیں, اس لیے بہت واضح بھی ہوتے ہیں, عیاں ہوتے ہیں, مشہور بھی ہوتے ہیں کہ خرچ کرتے ہیں, ویسا نہیں ہونا چاہیے, امت کا ہر فرد خرچ کرنا چاہیے, ہر فرد خرچ کریں, ہر فرد جو ہے. ابو عبیدہ ابن جرہ رضی اللہ عنہ کے تعلق سے آتا, بڑے غریب تھے, سب خرچ کر دیتے, سب خرچ کر دیتے تھے, ہر چیز خرچ کر دی, اور اتنے غریب تھے کہ جب عمر ابن خطاب رضی اللہ عنہ جب جو ہے شام آئے, جب فلسطین کے جو لوگوں نے, القدس کے لوگوں نے یہ کہا, یا عیسائیوں نے, کہ ہم اس بیت المقدس کی چابی عمر بن عاص کو کہا کہ ہم صرف تمہارے خلیفہ کو دیں گے, اور جب القدس کے ذمہ دار جو تھے بیت المقدس فلسطین کے جو تھے, ابو عبیدہ ابن جرہ رضی اللہ عنہ اس کے ذمہ دار تھے, عمر ابن خطاب آئے, پورا سائن ہوا, معاہدہ ہوا, اور آپ کو چابیاں دی گئی. اس کے بعد عمر ابن خطاب رضی اللہ عنہ کی عادت تھی, آپ وہاں سے بہرحال نکلے, اور جب حمص میں پہنچے, حمص جس کو کہتے ہیں بہرحال شام کا جو ایک شہر ہے, جہاں آج کل بڑے فتنے اور فساد چالو ہے, بہرحال اللہ رحم کرے ان لوگوں پر, تو وہاں پہنچے تو ابو عبیدہ ابن جرہ گورنر تھے, اور عمر ابن خطاب کی عادت تھی گورنر سے بہت چیک رکھتے تھے, کہیں یہ گورنرشپ کی وجہ سے فائدہ تو نہیں اٹھا رہا ہے, کہیں گورنر ہونے کی وجہ سے کوئی لوگ اس کو لالا کے تحفے تحائف زیادہ تو نہیں دے رہے, گھر کی حالت کیا ہے ذرا دیکھتا ہوں. کہا ابو عبیدہ تمہارے گھر لے کے چلو, تو کہا امیر المومنین کیوں چلنا چاہتے ہیں, مجھے معلوم ہے آپ کیوں چلنا چاہ رہے, لیکن آپ کو کچھ نہیں ملے گا, میرا گھر ویسا نہیں ہے کہ آپ کو کچھ بھی ملے کہ میں نے ایسا کچھ جمع کیا ہوا, نہیں کہا پھر بھی میں چلنا چاہتا ہوں, تو کہا چلیے, اس لیے کہ آپ کی عادت تھی, آپ سب پہ چیک رکھتے اپنے گورنرس. جب وہاں گئے, جب جا کر دیکھا تو آپ کے گھر میں کچھ نہیں تھا, کچھ نہیں, بیٹھنے کو بھی کچھ نہیں تھا, دو چیزیں تھیں صرف, ایک تلوار جو آپ لڑائی کے لیے استعمال کرتے تھے, اور ایک پانی کی تھیلی جس سے آپ پانی پیتے تھے, بس دو چیزیں گھر میں تھی صرف, ٹوٹل दो ही चीज़ें थी। तो उमर इब्ने खत्ताब रज़ियल्लाहु अन्हु जब देखा तो आप रो दिए और कहा कि औरतों ने अब जो है ऐसे बच्चों को जो है जन्नत छोड़ दिया, मतलब ऐसी औलादें अब औरतों को नहीं पैदा होंगी जैसे अबू उबैद ने अपने जर्रा रज़ियल्लाहु अन्हु जैसी औरतों को बच्चों को औरतों ने पैदा करना अब छोड़ दिया है, मतलब ऐसे लोग अब पैदा नहीं होंगे आखिरत तक। अब आपको इतना रहम है उमर इब्ने खत्ताब को, अबू उबैदा ऐसी ज़िंदगी जी रहा इतनी गुर्बत की जिसको अमीनुल उम्मा अल्लाह के रसूल ने उम्मत का अमीन कहा, तो आपने 100,000 रियाल निकाल के दिए, कहा 100,000 दिनार दिए, कहा ये तुम्हारे लिए, तुम्हारे इस्तेमाल के लिए, घर कुछ करो अच्छा करो। मतलब मैं उम्मीद कर रहा कि मेरे गवर्नर सादी ज़िंदगी जी, लेकिन ऐसी ज़िंदगी तुम वहाँ कुछ भी नहीं, 100,000 दे के चले गए दिन। उसी रिवायत में आता कि शाम तक आपने 100,000 खर्च कर दी, शाम उसी दिन, ये नहीं सोचा कि अब मैं ये ला लेता हूँ, उसी दिन खर्च, इसलिए कि वो खर्च का जब इंसान को जज्बा आता है ना तो जमा करने में जो खुशी होती है ना कुछ लोगों को, उससे ज़्यादा खुशी खर्च करने वाले को होती है जब वो खर्च करने के मिजाज बना लेता है। जैसा एक इंसान को खुशी है, मेरे पास 1,000 रुपया तो खुशी होती है ना, तो जब एक इंसान खर्च करने का मिजाज बना तो 1,000 खर्च करे तो उससे दुगनी खुशी होती है जितनी 1,000 जमा करने की नहीं होती, इसलिए कि उसका मिजाज है खर्च करने का, सहाबा का मिजाज खर्च करने का था। तो 1,000 दिनार दिरहम जो है एक ही दिन में खर्च करते, एक दिन में, चूंकि उनकी हालत ऐसी थी कि उमर इब्ने खत्ताब ने देखा इतनी खस्ता हालत, मेरा गवर्नर उम्मीद कर रहा हूँ कि सादा रहे लेकिन ऐसा, तो 1,00,000 दिया, 1,00,000 शाम तक पूरे साहब रिवायत में आता एक भी बाकी ना, बीवी ने कहा क्या बचा तो कहा याद क्यों नहीं दिलाया, तो खर्च कर दिया, मतलब देते जा रहे शाम तक, शाम में बीवी ने बोलने से पहले कहा, और बीवी को खैर अंदाजा था उनका शौहर कैसा था, उसने भी कुछ नहीं कहा, याद तो दिला देते, याद भी दिलाते, उनको पता था रखने वाले थे नहीं ये लोग, तो ऐसी जिंदगियां थी। तो देने में खर्च, खर्च करने में मजा, तो आप दीजिए तो वो मजा आना शुरू हो जाता है, जब तक नहीं देंगे तो मजा नहीं आता, समझ में नहीं आता ना, आदमी किसी माहौल में ना जाए तो उसको क्या समझ में आएगा माहौल कैसा है, आदमी कोई चीज़ ना खाए तो क्या समझ में आएगा उसका मजा कैसा है, तो आदमी कोई चीज़ ना करे तो क्या पता चलेगा उसका मजा क्या होता है। तो खर्च करने की आदत डालिए, औरतें भी डालें, मर्द भी डालें, बच्चे भी डालें, बूढ़े भी डालें, देखिए एक बार जब मिजाज बनेगा पूरी कौम का, तो जब खर्च करने वाली कौम हो जाएंगी ना, एक अजीब मामला हो जाएगा, क्या हो जाएगा मालूम, इतना पैसा सबके पास हो जाएगा कि आप बोलेंगे यार ये पैसा ज़्यादा हो रहा है, क्यों, अभी सब जमा करते हैं ना, जब देने का शौक हो जाएगा तो आपने गरीब को दिया, गरीब ने लिया कि मार्केट में खर्च किया, खरीदा तो सामने वाले का माल बिका तो कंपनी को ऑर्डर गया, कंपनी नया माल बने, नया माल बनाई तो जाहिर सी बात है कंपनी में लेबर जॉब, उसको लेबर बढ़ाना पड़ेंगे, लेबर बढ़ेंगे तो लेबरों की तनख्वाह देंगे, तनख्वाह देकर फिर माल मार्केट में, फिर लोगों को दे रहे पैसा, पैसा फिर सर्कुलेशन, पैसा निकलने से मार्केट में मालदारी आती मन, और पैसा जब जमा होता है तो गुर्बत आती है। तो आज गरीबी दुनिया में क्यों है, पैसा जमा हो रहा है, इस्लामिक शरीयत पे आ जाएंगे और खर्च करने लगेंगे पैसा मार्केट में आ जाएंगे, शरीयत बोलती है रोल करो उसको, खर्च करो, खर्च करेंगे तो क्या होगा, आप पे आने ही वाला है ना, सोसाइटी में पैसा आएगा तो आपको फायदा नहीं होगा, होता है मेरे भाई, बहुत ज़बरदस्त फायदा होता है, तो शरीयत यही चाहती है। तो हर मुसलमान जवान सिर्फ दे रहा, सिर्फ दे रहा, तो लेने वाला क्या बोलता नहीं मेरे को भी देना है, तो उमर इब्ने खत्ताब को कहीं से मिलाऊंगा, इनको दिया अबू उबैदा ने, उनको बांट दिया, उन्होंने किसी को बांटा, उन्होंने भी रखा नहीं होगा, उनका मिजाज है वो बांट रहे, उन्होंने किसी को बांटा, फिर पैसा कहाँ गया, फिर बैतुल माल में जमा हो गया, फिर बैतुल माल से निकल रहा, हालांकि इस्तेमाल हो गया, लोगों ने खाया पिया खरीदा वहां से निकल बैतुल माल में, फिर सदका हो गया, फिर ले जाके दिया जा रहा, फिर सर्कुलेशन हो रहा, ये होता है। तो कम पैसों में बड़े कारनामे हो जाते, और आज इतना पैसा हो गया दुनिया में, सब गरीब है ना, गरीब है नहीं, गरीब सब गरीब है, तो बहरहाल खर्च करने का मिजाज बनाइए तो होगा। तो बहरहाल ऐसी बहुत सारी ज़रूरतें, तो एक इंसान तय करे अपने हज को और ज़रूरतों को आसपास की, इंशाल्लाह अगर तय करेगा ऐसा उसे लगे कि भाई सब मुतमईन है तो जाए, ना है तो कोशिश करे कि पहले इनके लिए कुछ कर गुजरे। किसी ने एक सवाल किया था, किसी ने बहरहाल एक रिक्वेस्ट भेजी है, रिक्वेस्ट फॉर मैनेजमेंट, हम लोग यहाँ सुकून से दर्स सुनने के लिए आते हैं लेकिन यहाँ लेडीज़ अपने बच्चों के साथ, मैं समझ नहीं पा रहा हूँ कुछ लिखा उन पर, आते हैं, मतलब बच्चों के साथ आते हैं और शायद बच्चों की वजह से कुछ डिस्टर्ब होता है, उनको शायद खिलाते पिलाते हैं कुछ करते हैं तो बच्चों को डिस्टर्ब होता है तो ध्यान बढ़ जाता है, प्लीज़ कोई सलूशन दें कि सुकून से यहाँ सुने और अमल करें। तो देखिए मैं इससे पहले भी किसी ने एक रिक्वेस्ट भेजी थी, मैंने ये कहा था, देखिए हम लोगों को औरतों को बढ़ावा देते हैं कि वो बच्चों को इस दर्स में लेकर आए, उसकी वजह ये आज ही माँ के साथ आकर सुनेंगे और तंग करेंगा, कल यही जो है सुनने वाला बन जाएगा, जाहिर से बच्चे जिस सिचुएशन सिनेरियो में रहेंगे उसी जैसा डेवलपमेंट होता है ना, ठीक। तो अगर हम बोलेंगे बच्चों को मत लाइए औरतों को भाई, ठीक, फिर उसके बाद ये बच्चों घर छोड़ के आएंगी, बच्चे पूछेंगे मम्मी कहाँ जाती है टाइम पे, तो मम्मी बोलेंगे हम दर्श में जाते, तो बच्चे लेंगे दर्श में हम नहीं जा सकते, हमको जाना जरूरी नहीं है, मम्मी जाना है जरूर। ये बच्चे बड़े होंगे, माँ बोलेंगे चलो अब दर्श में जाना, तो बोलेंगे नहीं हमको बचपन में गए तो हमारा दिन ही थोड़ी लगता है दर्श में, माहौल नहीं मिलेगा ना उनको। तो बहरहाल हम चाहते हैं कि बच्चे आए। हाँ बच्चे आएंगे तो मैं जानता हूँ बहुत सी तकलीफें होंगी, बहुत सी मुश्किलें होंगी, बहुत सी परेशानियाँ होती, जैसा हम रमज़ान में भी कॉन्फ्रेंस होती है, बहुत से वॉलंटियर कंप्लेन करते हैं, तो मैं उनको बोलता हूँ देखिए बच्चे अगर पेशाब पैखाना करे भी तो आपका काम है उठाना उनकी वालदे अगर ना भी करें, इसलिए कि यही बच्चा जिसको आप ये सर्विसेज देंगे और उससे मोहब्बत करेंगे, उसे नफरत नहीं बताएंगे, हालांकि शरारत कर रहा है मैं समझता हूँ, ठीक शरारत कर रहा है, लेकिन उससे मोहब्बत करेंगे तो कल यही आएगा। और ये बात मैं अपने से भी बोलता हूँ, चूँकि जब मैं छोटा था तो जब मैं मस्जिदों में जाता था तो मस्जिदों में जो मुझे रुझान मिला, जो हालात मिले, उन हालात ने बहुत ज़माने तक मुझे मस्जिदों से दूर भी रखा। मैं छोटा था काफ़ी, तो मस्जिदों में जाता था, तो जब भी मस्जिद में जाता था एक फटका तो ज़रूर खाता था, हट निकल भग, ये बातें मैं सुनता था जनरली। मस्जिद में गए, हाउस से बैठे, उठ यहाँ से, तो हट गए। तहारत खाने में जा रहे, यहाँ का घर, भाग यहाँ से, वहाँ से निकल गए। मस्जिद में जाके दीवार के पास खड़े, वहाँ का खड़ा, निकल वहाँ से, सफ में खड़े हो गए, हालांकि पीछे खड़े हो फिर भी यहाँ को खड़े, बाहर जाओ मस्जिद में। तो कभी तो ऐसा होता जुमा के दिन धूप में खड़े कर देते, जहाँ पैर भी इतनी गर्मी होती थी खड़े भी नहीं सकते थे। तो उससे मस्जिदों के बारे में एक नेगेटिव इम्पैक्ट मेरे जहन में ये था, और मैं 4-5 साल फिर मस्जिद कभी नहीं गया कि मस्जिदों में नहीं जाना चाहिए। फिर वही लोग मुझे जब मैं बड़ा हुआ तो बुलाने लगे मस्जिदों की तरफ आओ, तो मैंने कहा तुम ही लोगों ने धकाला था मुझे बचपन में मस्जिद से, तो पहले बचपन में बजन करे और बड़े होने के बाद बुलाए, उससे अच्छा मैं चाहता हूँ बचपन से उल्फत और मोहब्बत रखे। तो बच्चे करेंगे, आएंगे, सताएंगे, तकलीफ देंगे, बहुत चीज़ें होंगी, लेकिन यही बच्चे फिर आगे चल कर यहाँ इस दर्स में आया करेंगे, इनका मिजाज दर्स वाला बनेंगे, यहाँ नहीं कहीं भी जाएंगे, कहीं भी जाके दीन सीखेंगे, एक मिजाज बनेगा। अब अगर मैं बोलूँ नहीं मैं बच्चे लेके मत आऊँ, तो सबसे पहले गैर फितरी बात होंगी, फितरत से हट करें, जबकि शरीयत ने मस्जिद में बच्चों को लाने हुक्म दिया, तो मैं दर्स में कैसे रोक सकता हूँ। गैर फितरी बात भी है कि माँ बच्चे से दूर नहीं रह सकती, गैर शरई बात भी है, मस्जिद में आ सकता है तो फिर दर्स में क्यों नहीं आ सकता। हाँ तकलीफ होंगी, बस इतना मैं वालदेन से वालदाओं से रिक्वेस्ट करूँगा, थोड़ा उनको संभाल ले, थोड़ा संभाल ले, लेकिन उनकी तकलीफ होंगी। दूसरों से गुजारिश करूंगा जो आसपास है, थोड़ा बर्दाश्त कर ले, आज आप बर्दाश्त करेंगे, हो सकता है आपके उनको अच्छी नज़र से देखने से और बर्दाश्त करने से कल वो बच्चे दर्स में आना शुरू होंगे। और अगर आप घूरेंगे बच्चों को क्यों आ रहा बोल के कंटिन्यू देखते रहेंगे, हाँ इन्हीं छह, तो फिर बच्चा डर जाएगा, बोलेंगे आंटी बहुत घूरते हैं, मैं नहीं जा रहा दर्स में, बच्चा नहीं आएगा तो हो सकता मम्मी भी नहीं आएंगे ना, माँ भी बोलेंगे फिर मैं बच्चों को छोड़ो कैसे आऊँ घर में, है ना, फिर वो दर्स से रुक जाएंगी। तो मैं गुजारिश करूँगा अगर कोई बच्चा कितना भी तंग करे जस्ट वेलकम करो उसको, वेलकम, हाँ बहुत अच्छे बेटा, बहुत अच्छे बेटा, और करना पड़ेगा। होता है दर्स में कुछ लोग कंप्लेन करते हो बच्चे चुमटियाँ लेते हैं, बहुत से बच्चे, बच्चों को आदत रहती बच्चे चुमटियाँ लेते, तो मैं कहता हूँ इन चुमटियों का भी औरतों आपको सवाब है, इसलिए कि आप इसलिए खामोश बैठ रहे हो उसको, क्योंकि आप अगर उसको घूरेंगे डांटेंगे मारेंगे तो कल दर्स में नहीं आएंगा वो, हो सकता टूट जाए, है ना, फिर बड़ा होने के बाद बुलाएंगे तो एक मिजाज नहीं बनेगा, हम उसका मिजाज बनाना चाह रहे हैं ना, तो आने दीजिए वो करेंगे ऐसा। आज आपको कर रहे हो सकता आपको बच्चे नहीं होंगे, कल आपको बच्चे होंगे तो आप सोचेंगे मैं उनके बच्चों को बोलती थी मेरे बच्चे, क्योंकि देखिए ऐसा होता है बच्चों के साथ क्या होता है। वैसे मैं बच्चों को कभी बुरा नहीं बोलता हूँ, बच्चों से बड़ी मोहब्बत करता हूँ, लेकिन कभी कभार मेरे दिल में बात आती थी जब तक मुझे बच्चे नहीं थे, बच्चे बड़े तंग करते यार ये सुनते नहीं, हालांकि मैं उनको कभी बुरा नहीं बोला, कभी डांटता नहीं, मेरे मिजाज ही नहीं कि बच्चों को मैं कभी डांटूं या दर्स में पीछे करूं या उनको हटाओ, ऐसा मैंने कभी नहीं किया आज तक, कि बच्चों को भला कर दो, इसको भगा दो, इसको हकालो, आने मत दो। मैं चाहता हूं इनको हकालूंगा तो कल कहां आएंगे, इनको तो सुनाना है फिर, मतलब बचपन में हकालो बड़े होने के बाद बुलाओ, ये नहीं बचपन से उनको। लेकिन बहरहाल फिर बहुत से लोग होते हैं बहुत बुरा सलूक करते हैं बच्चों के साथ, उनको हकाल देते हैं, उनको फलां करते हैं, डिस्टर्ब होता है मुझे, लेकिन फिर मैं सोचता हूं नहीं यार ये इनकी फितरत है, होना चाहिए। और शायद मैं भी जब छोटा था आता हूँ ऐसी तो लोगों को तंग करता हूँ, लोग मुझे ऐसे ही देखते होंगे, ठीक है, क्योंकि मेरी शरारतें हमारे बचपन की बड़ी मशहूर है, तो लोग मेरे को ऐसे ही देखते होंगे कि बर्दाश्त किया, तो खैर मैं भी इनको बर्दाश्त करूंगा, हालांकि इनकी शरारतें वैसी नहीं है छोटी मोटी है, तो कल को ये भी मुझे बर्दाश्त करेंगे, कल ये दर्स में आएंगे तो एक माहौल बनेगा, ठीक। तो हो सकता है आपको बच्चे ना हो तो आपको अंदाजा नहीं बच्चे कैसी शरारत करते, अंदाजा नहीं आपको, और उनकी शरारतें वालदेन खाली ये बोलता है ये सुनता नहीं, मुझे इतना ही कर सकते होता ना, कभी बोलते उसकी माँ कुछ भी नहीं बोल रही थी, मुझे मालूम उसकी माँ कुछ बोल भी नहीं सकती है, इसलिए कि बच्चे चीज़ ही ऐसे है वो किसको बोलने नहीं देते हैं, क्योंकि तो बोलती तो डबल करता कुछ तो भी हो, मिसाल तौर पे जूस फेंक दिया नीचे, माँ बोले ऐसा क्यों करे, तो बोलता अब बबू बोलेंगे जाकर, तो वो उसका नहीं बोलना ही मैं समझता हूँ उस माँ ने खैर के लिए किया कि दर्द डिस्टर्ब नहीं होना, अच्छा जूस डाल दिया आंटी पे कोई बात नहीं, अब मारी क्यों नहीं उस औरत ने, मारना था ना, अरे वो मारती तो उसको मालूम है कि ये जो चिल्लाता तो इसकी आवाज़ दूसरे घर तक जाती, तो उसने कंट्रोल में ले लिया इसको, यही उसकी, हाँ हो सकता है घर जाके उसको अखलाकी एतबार से और जिस्मानी मारे, लेकिन यहाँ तो आप बहुत से लोग बोलते हैं कुछ बोलना तो सही था, अरे वो नहीं बोलना भी तो अच्छा खैर के लिए होगा, हो सकता हो इतना चिल्लाता हो, कभी होता है ना बच्चों को आप कोशिश कर रहे हो उनको रोके तो और करते तो आप रुक जाते बोलते रहें तो गिरा देंगे, तो वैसा रहता तो आप बुरा मत मानिए, मैं आपसे माफ़ी चाहता हूँ अगर बच्चे आपको तंग करते हैं वो करते, लेकिन मकसद हमारा ये आज ही बच्चे आएंगे, आज ही बच्चे सीखेंगे, कल यही बच्चे अच्छे बच्चे बनेंगे, यही बच्चे सुनेंगे, तो थोड़ा सा आप लोगों का बर्दाश्त करना, एक दूसरे को बर्दाश्त करना। और ये भी एक बात है, आप किसी को बर्दाश्त करेंगे, कल आपको कोई ऐसा बच्चे शरारत कर तो बर्दाश्त, बहरहाल एक इस हाथ दे उस हाथ दे वाला सिस्टम है। फिर भी लेकिन वालदाओं से गुजारिश करूंगा कि बच्चों को खामोश बिठाने की कोशिश करें, दूसरे लोगों को गुजारिश करूंगा कि ज़्यादा ध्यान ना दे डिस्टर्ब करें, तो थोड़ा बहुत तो बहरहाल ऊपर भी होता है, थोड़ा बहुत नीचे भी होता है, और इसको हम इनकार नहीं कर सकते। हदीस में आता है कि आप सल्लल्लाहु अलैहि वसल्लम नमाज के लिए खड़े होते और सोचते आज ज़रा लंबी नमाज पढ़ाऊंगा, और जब रकात बांधते तो कोई बच्चे के रोने की आवाज़ आती है, आप नमाज को छोटी कर देते इस सुस से कि उसकी माँ को तकलीफ़ हो रही होंगी, इसलिए नमाज को छोटी कर देते। लेकिन आपने कभी नहीं कहा कि इसकी औलाद थी, वो क्यों आई यहाँ, क्यों लेके आते अपने बच्चों का, नहीं, आप जानते थे मस्जिद बच्चों का मस्जिद से रब्ता रहेगा तो कल ये मस्जिद में आने वाले बच्चे ही दीनदार बनेंगे, नमाजी बनेंगे, अल्लाह करे हमें जहाद करेंगे, अल्लाह करे हमें खर्च करेंगे। अब बचपन में हका दूंगा तो कहाँ से, दूसरे मजहब में बच्चों ने ले आ सकते आप धार्मिक स्थल पर। इस्लाम इजाद देता है औरतों को भी और बच्चों को भी, इसकी खसूसियत है, खसूसियत नहीं इनफरादियत है इसकी, ये यूनिकनेस है इसकी, कि ऐसा कोई मजहब नहीं जो बच्चों और औरतों को इजाजत देता है। इस्लाम बोलता आओ, तो बच्चों की आवाज़ सुन के आप सुन करते मतलब और रोते, तो जब नमाज में डिस्टर्बेंस को आपने बर्दाश्त किया कि आवाज़ वहां तक पहुंचती कि इमाम सुन लेता बच्चा रो रहा है, तो मैं समझता आप भी इतना बर्दाश्त कर ले इस बच्चे को कि वो ऐसा तो डिस्टर्ब नहीं कर रहा कि मैं नमाज पढ़ रहा, सुनने में थोड़ा खलल होगा, थोड़ा आगे पीछे सुन लेंगे हो सकता है, लेकिन माशाल्लाह नेट पर भी फौरन अपलोड हो जाते हैं, तो आप ये सोचिए कि अगर बहुत डिस्टर्ब हुआ भी तो मैं सुन लूंगी। लेकिन आप उसको बुरा मत बोलिए, उस बच्चे को डांटिए मत, ज्यादा मत घूरिए, थोड़ा बहुत तो घूर सकते हैं बहरहाल, नहीं तो वो आएंगा नहीं, कल नहीं आएंगे तो हमको बुरा लगेगा, उसके वालदैन नहीं आएंगे तो फिर और एक बात कि दो लोग चले गए, हम तो चाह रहे लोग आए, लोग आएंगे तो थोड़ी तकलीफ होंगी, एक दूसरे से तकलीफ इंसान को होती है, दरगुजर कीजिए थोड़ा सा, वालदैन भी संभालें और दूसरे लोग भी थोड़ा सा उसको बर्दाश्त करने की कोशिश करें। बहरहाल सवाल आज काफ़ी ज़्यादा थे, लेकिन मेरे लिए मुमकिन नहीं था कि मैं सब सवाल के जवाब दूँ। इंशाल्लाह मैं कुछ सवाल को उठा कर रखता हूँ अगले, बल्कि बहुत ज़्यादा सवाल थे, मैं मतलब आज गिनती नहीं कर, इतने 25-30-40 सवाल थे, तो मेरे लिए बहुत मुश्किल है। बस एक सवाल इंशाल्लाह मैं आखिरी ले लेता हूँ, ये बात ख़त्म करूँगा।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। जी, लॉ ऑफ इक्वलिटी है इस्लाम में, मसावात, वो अपना बेसिक प्रिंसिपल है इस्लाम का, कि इसमें डिस्क्रिमिनेशन नहीं है, सबसे इम्पोर्टेंट बात है। वो उस्मानिया एम्पायर के बाद जो बिद्दती बादशाह, आपने जैसा फरमाया कि उसने आके ना तो ऐसी कंस्ट्रक्शन की जो अपने उसमें अलाउ नहीं थी, तो उसके बाद फिर उसके बाद कि सऊदी गवर्नमेंट जब आई तो उन्होंने बोले, आपने कुछ उनके कुछ वीक पॉइंट्स बताए कि जैसा वो ऐसे इनिशिएटिव्स नहीं ले सकती थी जिसकी वजह से है ना तो ब्लडी वायलेंस हो सकते थे, तो सऊदी गवर्नमेंट ने है ना तो इस बात को कुछ हद तक है ना तो कबूल की, और उसके बाद है ना तो जैसा मेरा ये सवाल यहाँ पर पैदा होता है कि ठीक है आपने मसलियत के तहत एक चीज़ को है ना तो समझो उसको कंप्लाई नहीं किया, लेकिन 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 अगर है ना तो जो जो हिस्सा मस्जिद नबवी का जो मजार शरीफ, ये हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के मजार शरीफ के जो पीछे आता है
जी,
कम से कम उसको तो है ना तो बंद कर सकते हैं ना किसी तरीके से, फेंसिंग करके, किसी तरीके से है ना तो प्रीचिंग करके, उसके है ना तो प्रोस कॉन्स बतला के, उसके जो भी मसाइल हो कैसा करके, तो गवर्नमेंट स्टेप ले सकती है ना, चलो कुछ भी नहीं हुआ, आज भी तो ये स्टेप लिए जा सकते हैं ना कि भाई बहरहाल अपने को मजार शरीफ के पीछे नमाज नहीं पढ़नी है, नहीं पढ़नी है तो पहले भी वही कानून था और आज भी वही कानून है, ठीक है, मसलियत के तहत थोड़ा सा डिस्क्रिमिनेशन हुआ है कि उस चीज को सऊदी गवर्नमेंट के अपने पावर में है कि इस चीज को है ना तो फॉर्मल तरीके से इस चीज को है ना तो मटेरियलाइज कर सकते हैं। मेरा ये सवाल
भाई ने एक सवाल किया कि जो मस्जिद नबी का मैंने बताया कि आप सल्लल्लाहु अलैहि वसल्लम की मज़ार के पीछे की जो जगह है, तो वहाँ बहरहाल ये बात तो समझ में आई कि हिकमतन उसको ख़त्म नहीं कर सकते थे, हटा नहीं सकते थे, मस्जिद को चेंज नहीं कर सकते, जगह नहीं वो कर सकते थे, जो बन चुका है उसको तब्दील नहीं कर सकते थे, लेकिन ये तो बहरहाल उनके अख्तियार में है कि जो उसके पीछे की जगह है, बहरहाल चूंकि नमाज पीछे नहीं पढ़ना है तो किसी खबर के पीछे नहीं पढ़ना, चाहे कोई भी हो वो तो कर सकते हैं। तो देखिए इस मामले में जो बात हमको समझ में आती है वहाँ के हालात से, वो ये है कि मस्जिद नबी का जो सामने का आता है वो बहुत छोटा है, मतलब अगर आप मस्जिद का मैप देखें तो एक्चुअल मस्जिद समझ लीजिए अगर इतनी बड़ी है तो जो मिंबर का हिस्सा वो छोटा सा है, अगर आप गए होंगे तो वो मस्जिद नबी से आगे निकला हुआ है थोड़ा सा, मतलब असल मस्जिद नबी पीछे बनी हुई है, एक्चुअल जो पुरानी थी वो आगे अभी भी अलग से है, आप देख सकते हैं अगर कोई गया हो और पीछे साइड गया हो क़िबले की तरफ उसके, तो पीछे मस्जिद बड़ी है बहुत और आगे एक हिस्सा निकला हुआ है, वो एक सेक्शन, उस आगे वाले सेक्शन में आप सबका मिंबर है, ठीक, जो कि पहले है, हालांकि नमाज आगे होती है इसलिए कि थोड़ा एक्सटेंशन आगे का बाकी है आज भी, तो खतीब ऊपर चढ़ के यहाँ खुतबा देता है मेंबर पे और फिर आगे जाके नमाज पढ़ाता है, ठीक, उसी एक्सटेंशन का जो कॉर्नर है, मतलब जो ओरिजिनल एक्सटेंशन बड़ा है बीच में छोटा सा निकला हुआ है आगे, उसके कॉर्नर में लेफ्ट साइड कॉर्नर में آپ صلی اللہ علیہ وسلم کی مزار ہے لیفٹ سائڈ کارنر میں, اور اس کے بعد مسجد ادھر ایکسٹینشن پیچھے سے ہو جاتی ہے, تو اس کے پیچھے خالی جگہ ہے, انہوں نے رکھی ہے, لیکن اس کے باوجود بھی کچھ لوگ خاص طور سے وہاں جا کے نمازیں پڑھتے ہیں. انہوں نے خالی رکھا ہے, احاطہ خالی ہے, اور اس کے بعد ایکچوئل مسجد پیچھے سے بڑی ہے, اس ایریے میں بڑی نہیں ہے, لیکن اس کے باوجود بھی کچھ لوگ جا کر وہاں نماز پڑھتے ہیں. حالانکہ ان کو سمجھایا جاتا ہے, بولا جاتا ہے, بتایا جاتا ہے, لیکن ظاہر سی بات ہے اس کو روک تھام نہیں کی جا سکتی, اس لیے کہ پہلے انہوں نے بیریکیڈز ایسا کچھ لگایا تھا, لیکن جب وہ پبلک زیادہ آتی ہے اور جب دھکا پڑتا ہے تو اس سے جو نقصان ہوا, جانی نقصان ہو سکتا ہے وہ لگنے سے, انہوں نے اس کو ہٹا دیا. کم از کم جالی رہیں گی تو آدمی کھڑے ہوتے ہیں وہاں, جو لوگوں کو بھیجاتے چلو یہاں کھڑے مت رہو آگے جاؤ. پہلے انہوں نے بیریکیڈز لگائے تھے, ہو رہا کیا تھا جب لوگ پیچھے سے پوش کر رہے لوگ دب جا رہے تھے اس میں, یہاں کم از کم تعظیم کے اعتبار سے وہ جا کے دھکا تو نہیں دیں گے وہاں, تو انہوں نے اس کو حکمتاً ہٹا دیا, ورنہ جب رش ہوگا تو اس کا نقصان ہو سکتا ہے ان بیریکیڈز کا, ان روک تھام کا. حالانکہ پیچھے کے حصے میں آج ہی بولا جاتا ہے, سمجھایا جاتا ہے, اور ایک احاطہ انہوں نے مارا, ایک دیوار ماری ہے, اور اس کے بعد پیچھے مسجد کا ایکچوئل ایکسٹینشن ہے. تو آج بھی وہ حصہ جو پورشن آپ کی اوریجنل مسجد تھی اس کو انہوں نے الگ رکھا, آپ سلم کی مزار اس کے ایک کونے میں ہے جو کہ مسجد کا آخری حصہ تھا, نیا ایکسٹینشن اس کے بالکل بیک سائڈ سے انہوں نے لمبا کیا, کہ آپ اگر آپ سلم کے حجرے کے بعد باہر نکلے ہوئے زیارت کر کے تو آپ مسجد کے ایسے حصے میں آئیں گے کہ مسجد آگے نکلی ہوئی اور باقی مسجد ادھر سے آگے بڑھی ہوئی, ادھر سے آگے بڑھی ہوئی, آپ وہ میپ میں ڈائیگرام میں دیکھ سکتے. تو وہ کرتے ہیں, سمجھاتے ہیں, اور وہاں دیوار بھی انہوں نے ڈالی جو احتیاط بہرحال ہو سکتی ہے اتنے رش اور اتنے حالات میں, تو ایکسپلینیشن دیتے ہیں, سمجھاتے. بلکہ مسجد نبوی کی خصوصیت یہ ہے کہ وہاں درس ہوتا ہے, جب لوگ زیارت کو آتے ہیں عصر کے بعد تو بہت سارے عورتوں کے لیے, عورتوں کی زیارت کے لیے ایک لائن بنتی ہے مردوں کی, تو عورتوں میں عورتیں ہندی, فارسی, اسی طرح جو ہے پشتو, ترکی, ایسے زبانوں میں عورتیں سمجھاتی ہیں ان کو کہ ایسا 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 زیارت کرنا, ایسا نہیں کرنا, یہ کرنا, ادھر یہ نہیں ہوتا, یہ نہیں, اس کی پورے فضائل سمجھاتی ہے. وہ 15-15 منٹ کے جو جالیات سے دیے گئے حکومت کے ڈیفائنڈ در سے وہ دیتی ہے فوراً, ہندی والوں کو ہندی دیتے ہیں, سوال جواب بھی رہتے, اور مردوں میں بھی دیے جاتے ہیں اسی ایکسپلین. لیکن اب اتنا بڑا موب آتا ہے, اتنا کثیر تعداد میں, جتنے لوگ آتے ہیں سنتے سنتے ہیں, باقی جو اب چلے جاتے ہیں, وہ آدمی کھڑا ہوتا اور چلاتا مبلغ ہے ایسا دیکھیے مت کی, جو اردو والا اردو میں بولتا ہے, ادھر ہندی میں چلتا رہتا ہے, کہ کسی جگہ پشتو میں ہے, پنجابی میں ہے, سب بولتے رہتے ہیں. بہت سے ان کے مبلغ ہیں جو مدین مطلب ان کی طرف سے رہے, وہ ایکسپلین کرتے ہیں, لیکن اس کے بعد بھی ظاہر سی بات ہے پیغام سب تک نہیں پہنچ سکتا. اتنے کثیر تعداد میں اتنی مختلف زبانیں والے لوگ آتے ہیں تو ممکن نہیں ہے ان کے لیے, بلکہ ایک محال جیسی سچویشن ہو جاتی ہے. اور ہر بار نئی بیچ آ جا رہی ہے نا, ہر روز نہیں, ایسا بھی نہیں کہ کنٹینیوسلی جیسے لوگ آئے سی مارے تو میں اصلاح کر کے بتا رہا ہوں پانی یہاں ہے, چپل وہاں ہے. ہر روز اگر نئے لوگ آئے تو ہر بار اعلانات ممکن نہیں ہو تو لکھ دیا جاتا ہے, اب جو پڑھے ٹھیک, نہ پڑھے اس کا مسئلہ, جو کرے ٹھیک, نہ کرے اس کا مسئلہ. تو چونکہ روز لاکھوں میں لوگ آ رہے, لاکھوں میں زائرین آ رہے, کیسے وہ کنٹرول کریں؟ پھر بھی جو کچھ ہو سکتا ہے وہ اعلان کرتے ہیں, ایکسپلین کرتے ہیں. آتے ہی بہت سے ہوٹلس میں آپ دیکھیے چھوٹے چھوٹے بکلیٹ دیتے ہیں, مسجد نبوی, اس کی فضائل, زیارت, اس کے احکام, بکلیٹ دیتے, سب کرتے ہیں, لیکن اس کے باوجود بھی اتنا لوگ آتا ہے کہ ناممکن ہے کہ وہ جتنا چھاپے, جتنا بانٹے, جتنا ایکسپلین کریں. ہاں, یہ کام تو وہاں ہوں گا جہاں سے لوگ آ رہے ہیں. سعودی گورنمنٹ اس سے بڑا ایمفسائز کرتی ہے کہ ٹریننگ کیمپ لیے جائے لوگوں کے جب حج کو آپ بھیج رہے ہیں, ورنہ لوگ حج کو آ جاتے ہیں اور ان کو کچھ آداب اور احترام اور کچھ نہیں معلوم ہوتا ہے. تو ایمفسائز اس پر ہو کہ ہم لوگ یہاں تیار ہو کے وہاں جائیں, بنسبت اس کے کہ ان کے لیے جو کہ ہر بار لاکھوں لوگ نیا آ رہا ہے, ہر سال کروڑوں لوگ نیا آ رہا ہے, وہ نہیں کر پا رہے. تو بس وہی ایک مسئلہ ہے کہ ان کے جس کو ہم کہیں گے ان کے ویژن میں یہ سب چیزیں ہیں, لیکن اس کو کمپلائنس کرنے کے لیے نہ ریسورسز اتنے پورے ہیں, اتنی آبادی اور اتنے انسان آ رہے ہیں, اور نہ ہی کوئی کوشش شاید اس کو مکمل. لیکن انہوں نے اپنی احتیاط کی, دیوار ہے, کافی دور تک صف نہیں بنتی ہے, ایکسپلینیشن کے لیے لوگ کھڑے ہوتے ہیں جو ایکسپلین کرتے ہیں, پینفلٹس براؤچر دیتے ہیں, لیکن اس کے بعد بھی بہرحال لوگوں کی اپنی غلطی اور اپنی خواہشات بھی ہے کہ خاص جا کے اس کو انگال کے بھی پڑتے ہیں اس کے پیچھے. حالانکہ وہاں آپ کبھی گئے تو بیریکیڈز ابھی بھی پیچھے کی جانب ہے, آگے سے تو نکال دیے, ایک راستہ بنا ہوا ہے. ٹھیک ہے, وآخر دعوانا الحمد